أعوذ بالله من الشيطان الرجيم نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم شروع کریں گے دورہ قرآن 2020 اور اس میں سے ہم ساتویں پارے کو پیچھے سے ساتھ لیتے ہوئے آج انشاء اللہ تعالیٰ آٹھواں پارہ بھی کریں گے۔ تو اللہ تعالیٰ سے دعا ہے کہ وہ آپ سے مجھ سے بہترین طریقے سے اس ذمہ داری کو ادا کرے۔ یہ بہت بڑی ذمہ داری ہے، یہ ایک انسان کے لیے بہترین نتائج لانے والی ہے۔ شیطان کو سب سے برا وہ بندہ لگتا ہے جو اس علم ہدایت کو لینے کی کوشش کرتا ہے۔ اللہ تعالیٰ ہمارے وقت میں برکت دے، فہم میں برکت دے اور ایک ایک سیکنڈ کا حق ادا کروا لے۔ آج ہم پڑھیں گے آیت نمبر 71 سورۃ الانعام۔ اعوذ باللہ من الشیطان الرجیم قل اندعو من دون اللہ ما لا ینفعنا ولا یضرنا۔ آپ کہہ دیجئے کہ ہم اللہ کے سوا ایسی چیز کو پکارے وہ نہ ہم کو نفع پہنچائے اور نہ نقصان پہنچائے۔ یعنی کتنی حیرت ہوتی ہے ایک انسان کو اس دعوت پہ کہ اللہ کے سوا ان کو پکڑ لو کہ جو تمہیں نہ نفع دے سکتے نہ نقصان دے سکتے، اور اگر بالفرض ہم نے ایسا کر بھی لیا تو پھر کیا ہوگا؟ کیا ہم الٹے پھر جائیں اس کے بعد کہ ہم کو اللہ تعالیٰ نے ہدایت کر دی، جیسے کوئی شخص ہو کہ اس کو شیطان نے کہیں جنگل میں بے راہ کر دیا ہو اور وہ بھٹکتا پھرتا ہو، اس کے ساتھی بھی ہوں کہ وہ اس کو ٹھیک راستے کی طرف بلا رہے ہوں، کیا ہمارے پاس؟ آپ کہہ دیجئے یقینی بات ہے کہ راہ راست وہ خاص اللہ ہی کی راہ ہے اور ہم کو یہ حکم ہوا ہے کہ ہم پروردگار عالم کے متیع ہو جائیں۔ بہت ہی زیادہ شعور بیدار کرنے والی یہ آیت ہے۔ اور اگر ہم اس کو شرک کے انداز سے دیکھیں تو شرک آپ دیکھیے کہ ایسا ایک گھنونا جرم ہے کہ اس کو پھیلانے والے دنیا میں ایسے اپنے اڈے بنا کر پھرتے ہیں کہ ایسا شخص جو ذرا سا قرآن سنت سے دور ہو اور کسی مشکل میں پڑ جائے تو اس کے پیچھے اس طرح سے لوگ پڑتے ہیں۔ یعنی ہدایت کو پانے والا، بھٹکنے والا، اس کی طلب رکھنے والا شخص اس دنیا کے جنگل میں ایسے بہکے گا جیسے کسی کے اوپر کوئی شیطان کا اثر ہو۔ تو ان ساری چیزوں سے بچنے کے لیے کیا کرنا ہے؟ اور یہ کہ نماز کی پابندی کرو اور اس سے ڈرو، وہی ہے جس کے پاس تم جمع کیے جاؤ گے، اور وہی ہے جس نے آسمان اور زمین کو برحق پیدا کیا، اور جس وقت اللہ تعالیٰ اتنا کہہ دے گا کہ تو ہو جا تو وہ ہو جائے گا۔ اس کا کہنا حق اور باثر ہے، اور ساری حکومت خاص اسی کی ہوگی جبکہ سور میں پھونک ماری جائے گی۔ وہ جاننے والا پوشیدہ چیزوں کا اور ظاہر چیزوں کا، اور وہی ہے بڑی حکمت والا پوری خبر رکھنے والا۔ اللہ تعالیٰ کی اگر ان صفات کو انسان ہمیشہ نظر میں رکھے تو یہ کبھی ہو نہیں سکتا کہ وہ شرک جیسے گھنونے جرم کا مرتکب ہو جائے، اور وہ وقت بھی یاد کرنے کے قابل ہے۔ جب ابراہیم علیہ السلام نے اپنے باپ آزر سے فرمایا کہ کیا تو بتوں کو معبود قرار دیتا ہے، بے شک میں تجھ کو اور تیری ساری قوم کو صریح گمراہی میں دیکھتا ہوں۔ ہم نے ایسے ہی طور پر ابراہیم علیہ السلام کو آسمانوں اور زمین کی مخلوقات دکھائیں اور تاکہ کامل یقین کرنے والوں میں سے ہو جائیں، جب رات کی تاریکی ان پر چھا گئی۔ سوچیے ذرا کیا خوبصورت منظر ہے، تصور میں ایسے لگ رہا ہے کہ رات کا وقت ہے اور ابراہیم علیہ السلام دن رات اپنے رب کو پانے کے لیے تڑپ رہے ہیں، اور اس طرح سے ابراہیم علیہ السلام مشاہدہ حق کے ذریعے اللہ تک پہنچتے ہیں۔ کائنات پہ غور و فکر کی مثال ہے۔ پھر اللہ تعالیٰ بھی ایسے لوگوں کو راستے ضرور دکھاتا ہے۔ کیسے؟ جب رات کی تاریکی ان پر چھا گئی تو انہوں نے ایک ستارہ دیکھا۔ آپ نے فرمایا یہ میرا رب ہے، یعنی اس کو دیکھ کر دل میں گمان آیا۔ لیکن جب وہ غروب ہو گیا تو آپ نے فرمایا کہ میں غروب ہو جانے والوں سے محبت نہیں رکھتا۔ ایک جملہ نوٹ کر لیں، ابراہیم علیہ السلام تو ایک مشرک ماحول میں پیدا کیے گئے تھے، ان کو یقین تھا کہ جو غروب ہو جائیں وہ رب نہیں، تو آج ہم کیسے کہہ سکتے ہیں کہ جو فوت ہو جائیں وہ مشکلوں میں مدد کرنے والے ہوتے ہیں؟ پھر جب چاند کو چمکتا ہوا دیکھا تو فرمایا یہ میرا رب ہے، لیکن جب وہ غروب ہو گیا تو آپ نے فرمایا اگر مجھ کو میرے رب نے ہدایت نہ کی تو میں گمراہ لوگوں میں شامل ہو جاؤں گا۔ پھر جب سورج یعنی آفتاب کو دیکھا چمکتا ہوا تو فرمایا کہ یہ میرا رب ہے، یہ تو سب سے بڑا ہے۔ پھر جب وہ بھی غروب ہو گیا تو آپ نے فرمایا بے شک میں تمہارے شرک سے بیزار ہوں۔ جب فطرت سلیم ہوتی ہے نا تو انسان اس طرح بھی حق کو پانا چاہتا ہے۔ और हर जगह आप देखिए कि हजरत इब्राहिम ने आसमान की चीजों को देखा, क्योंकि इंसान की फितरत कहती है कि अल्लाह ऊपर है। सूरज को देखा, चांद को देखा, सितारे को देखा, पहाड़ को क्यों नहीं देखा? समंदर शायद पास ना हो तो क्या पता चला कि रब नीचे नहीं होता, ना रब के नुमाइंदे नीचे होते हैं। और सारा कुछ करने के बाद नतीजा देखिए कितना खूबसूरत निकाला। इन्नी वज्जहतु वजही, मैं अपना रुख इसकी तरफ करता हूँ जिसने आसमान और जमीन को पैदा किया यकसू होकर, और मैं शिर्क करने वालों में से नहीं हूँ। आज भी लोग कायनात पे गौर करते हैं, साइंस की जुबान में मुख्तलिफ चीज़ों को देखते हैं, सूरज चांद के अंदर झांकने की कोशिशों में हैं, लेकिन उसके बाद नतीजा क्या निकलता है? उन्हीं चीज़ों के पुजारी होते हैं। तो लिख लीजिए, आज भी शिर्क का एक बहुत बड़ा मजहर साइंसी तौर पर हकायक को जानना है। कहते हैं कि तारीख में एक ऐसा साइंसदान था कि जिसने अपनी कोशिश से चांद जैसी एक चमकती चीज़ बना ली, कोई गोला होगा गैसेस का, और जो ही वो बनाई तो उसने खुदाई का दावा कर दिया कि देखो मैंने भी चांद बना लिया। तो एक फितरत सलीमा वाले शख्स में और दूसरे में यही बड़ा फर्क होता है कि वो अपनी तरफ नहीं लेकर जाता, बल्कि उसको अल्लाह ताला की तरफ लेके जाता है और उसी से ताल्लुक जोड़ता है। असल बात यह कि आप नतीजा क्या निकालते हैं अपनी जिंदगी की हर कोशिश, इवन इस वक्त भी इस काम को करना, इसका आखिर में नतीजा क्या निकलेगा? बस ये है जिंदगी में रुख को सीधा करने वाली चीज़। तो अल्लाह हमारे रुहों को भी सीधा कर दे। और इनसे इनकी कौम ने हुज्जत करना शुरू कर दी। लिख लीजिए, जहां भी लोग शिर्क छोड़कर तौहीद पे आएंगे तो घर वाले, गली वाले, खानदान वाले जरूर झगड़ेंगे, ये तो सुन्नत है। 13 साल मक्का में अल्लाह के नबी के साथ जो मामला हुआ वो इसकी दलील है। आपने फरमाया कि तुम अल्लाह के मामले में मुझसे हुज्जत करते हो, हालांकि इसने मुझे तरीका बतलाया और मैं इन चीज़ों से जिनको अल्लाह ताला के साथ शरीक बनाते हो नहीं डरता। हाँ, अगर मेरा परवरदिगार कोई अमर चाहे, मेरा परवरदिगार ही हर चीज़ को अपने इल्म में घेरे हुए है, क्या तुम फिर भी ख्याल नहीं करते? देखिए, बहसों में नहीं पड़ रहे, बहुत खूबसूरत अमल की बातें हैं कि अगर शिर्क के मुर्तकिब लोग झगड़ा करना चाहें तो फिर उनको कैसे खूबसूरत तरीके से टालना है। मैं इन चीजों से कैसे डरूं जिनको तुमने शरीक बनाया है? हालांकि तुम इस बात से नहीं डरते कि तुमने अल्लाह ताला के साथ ऐसी चीजों को शरीक ठहराया है जिन पर अल्लाह ताला ने कोई सनद यानी दलील नहीं फरमाई। सो इन दो जमातों में से अमन का ज्यादा मुस्तहक कौन है? अगर तुम खबर रखते हो, यानी मुशरिक के दिल में खौफ होता है, डिप्रेशन, एंग्जाइटी, इसके बरक्स ईमान वाला हमेशा मुतमईन होता है, हालात कैसे भी क्यों ना हो। जो लोग ईमान रखते हैं और अपने ईमान को शिर्क से खलत मलत नहीं करते, यानी मिक्सड अप नहीं करते, ऐसों ही के लिए अमन है और वही राह रास्त पर चल रहे हैं। चंद सेकंड अपने आप को चेक कीजिए, मेरे दिल के अंदर सुकून है, खामोशी है, मुतमईन हूँ, अल्हम्दुलिल्लाह। अगर फ़राइज़ अदा कर रहे हैं और बाकी जिम्मेदारियों को पूरा करने की कोशिश करते हैं तो खुशबख्ती है, कामयाब हैं। और मुशरिक के दिल में कभी भी हकीकी सुकून और खुशी नहीं आती। तो देखिएगा, अब आप परस्ती के फितने में मुबतला मुसलमानों की बस्ती का सफर कैसे शुरू होता है। सबसे पहले बाप दादा की अंधी तकलीद की जाती है, यानी बगैर सोचे समझे वो काम भी किए जाते हैं जो उन्होंने लाइल्मी की वजह से किए और आज का इंसान इल्म आने के बावजूद भी वही करे। फिर उससे दूसरे दर्जे पे बिदात शुरू होती हैं, यानी दीन में इजाफे और कमी बेशियाँ, मन माने तरीके दीन बन जाते हैं और बताए हुए तरीके जो सुन्नत के थे वो पीछे डल जाते हैं। आज हमारा मुआशरा इसकी मुंह बोलती तस्वीर है। फिर इसी तरह से तीसरा दर्जा यह है कि बिदात इंसान को शिर्क असगर तक ले जाती है, यानी ऐसा शिर्क तो देखने में शिर्क नहीं लगता लेकिन वो शिर्क होता है। और इसके बाद बढ़ते बढ़ते आखिरी दर्जा शिर्क अकबर, यानी इंसान कलमा गो मुशरिक बन जाता है। अल्लाह ताला आपको मुझे बचाए। सही बुखारी की रिवायत है 69:18, जब सूरत अल-अनाम की आयत उतरी जो हमने भी पढ़ी, और इस पे लोग तो बहुत परेशान हो गए कि कोई है, यानी जो लोग ईमान लाए और उन्होंने ईमान को गुनाह से आलूदा नहीं किया, मुराद ये कि जुल्म किया, तो नबी सल्लल्लाहु अलैहि वसल्लम के सहाबा को बहुत गिरां गुजरी। वो कहने लगे, भले हम में कौन ऐसा है जिसने ईमान के साथ कोई जुल्म, मुराद ये था कि कोई गुनाह ना किया हो, क्योंकि हो ही जाता है, चलेंगे तो पाँव पे मट्टी तो पड़ेगी। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई, इस आयत में जुल्म से मुराद गुनाह नहीं बल्कि शिर्क है। कुरान में आगे पढ़ेंगे, इन्न शिर्क कल जुल्मुन अजीम, सूरह लुकमान में। फिर आपने यही आयत कोट की कि क्या तुमने लुकमान अलैहिस्सलाम का ये कौल नहीं सुना कि शिर्क बड़ा जुल्म है। तो लिख लीजिए कि अल्लाह की रहमत रोज़े क़यामत शिर्क से पाक मोमिनीन के लिए होगी। अल्लाह हमें इस दुनिया में शिर्क से पाक कर दे, और हमारे उन तमाम साथियों को जो लाइल्मी से, जो देखा देखी, जो माशरे के रंग पे चलते हुए इस चीज़ का शिकार हो गए। फिर इसी तरह देखिए कि आबा परस्ती का फितना और शिर्क, इन दोनों का आपस में रब्त क्या है। सूरत यूसुफ आयत 106 में आप देखेंगे, वमा युमिनु अक्सरुहुम बिल्लाही इल्ला वहुम मुशरिकून। लोगों में से अक्सर ऐसे हैं जो अल्लाह पर ईमान लाने के बावजूद मुशरिक हैं। मैं आपको अपना एक्सपीरियंस बता दूं, इस आयत ने मुझे सबसे पहले इस बात पे मज़ीद इल्म हासिल करने की दावत दी थी कि मैं तौहीद और शिर्क के मौजू पे कुछ जानूं। क्योंकि ये आयत क्या कहती है, ज़रा गौर से तर्जमा सुनिएगा। लोगों में से अक्सर ऐसे हैं जो अल्लाह पर ईमान लाने के बावजूद मुशरिक हैं। मुझे लगा शायद ये मेरे पे ही है, शायद मैंने खुद को मोमिन समझा, ईमान वाला समझा, लेकिन मेरे अंदर भी शिर्क हो। और फिर मैंने तौहीद के मौजू पे एक बहुत बड़ी किताब पढ़ी और अल्हम्दुलिल्लाह फिर उसके बाद जहन खुलते ही गए। तो शिर्क सबसे बड़ी जहालत है और गुनाह कबीरा है। सवाल पैदा होता है कि अकलमा गो मुशरिक यानी काफिर दुनिया में बसते हैं, कहाँ पाए जाते हैं? आप ढूंढना चाहते हैं ऐसे लोगों को, तो जाइए चंद जगहों को देख लीजिए। सबसे पहले आप देखिए मज़ारात पर, मरासम अबूदियत करने वाले, यानी रुकू और सजदा जो ख़ास तौर पर अल्लाह का हक है, वो किसी की कब्र के लिए या किसी जिंदा इंसान के करने वाले, बस फिक्र कीजिए खुद अगर ऐसे हैं तो तौबा कीजिए। फिर इसी तरह रियाकार, दूसरों को दिखाने की नमाजें या नमाज छोड़ने वाले, तारिके नमाज, ये भी शिर्क है हदीस की रोशनी में। दिखावे की नमाजें पढ़ने वाले, बदशगुनी लेना भी शिर्क है। सितारों की तासीर पे यकीन रखने वाले, ये हफ्ता कैसा गुजरेगा, हर हफ्ते शायद अखबार में ये एक आर्टिकल भी आता है, तौबा कीजिए अगर कभी पढ़ा और आइंदा के लिए छोड़ दीजिए। फिर इसी तरह नजरेबद और हादसात से बचने के लिए तावीज़, इमाम जामिन, कड़ा, छल्ला वगैरह पहनने वाले। इसी तरह गैर अल्लाह की कसम खाने वाले और अल्लाह के हराम और हलाल के बरक्स उलमाए सू के हलाल और हराम की पैरवी करने वाले, ये शिर्क फिल हुक्म होगा। तो शिर्क के मौजू को ज़रूर पढ़िए क्योंकि मामला बड़ा संगीन है। ऐसा न कहें वक्त पे हमें एक तरफ की लाइनों से निकाल कर कहीं दूसरी में डाल दिया जाए। कभी एयरपोर्ट पे ऐसा तजुर्बा हुआ हो कि आप गलती से VIPs में खड़े हो जाएं और कहा जाए, सर एक्सक्यूज़ मी कम हेयर। चलिए वो तो एक ही जहाज़ होगा ना, यहाँ तो जहाज़ में बैठने ही नहीं दिया जाएगा। अहले ईमान में शिर्क का अल्लाह पर असर, यानी अल्लाह ताला शिर्क को कैसे लेते हैं। पहली बात है कि अल्लाह ताला को बंदों का शिर्क पसंद नहीं, और अस्सबूर है इसलिए सब्र करता है। अल्लाह की जगह कोई और हस्ती होती तो कब का बंदे को छोड़ चुकी होती। इसी तरह देखिएगा कि अहले ईमान में शिर्क के इनफिरादी असरात क्या होते हैं। दो तरह से देख लीजिए, आखरत में क्या असरात होंगे और दुनिया में क्या असरात होते हैं। तो दुनिया का पहले देख लेते हैं, तो दीन में शकूक व शुबहात पैदा हो जाते हैं, यानी मुशरिक हमेशा दीन के बारे में डाउटेड रहेगा। फिर अल्लाह और बंदे के दरमियान हिजाब होगा, यानी ऐसा शख्स अल्लाह से दूर और दूसरे बुजुर्गों और अपने मनपसंद किस्म के सहारों के करीब होता है। दीन पर इस्तकामत में कमी आ जाती है क्योंकि अल्लाह के ऊपर ताल्लुक डालना बहुत सारी जिम्मेदारियों को ले आता है, और इसी तरह ऐसे शख्स का रूहानी सुकून ख़त्म हो जाता है। और इसके बरक्स आखरत में गैर अल्लाह का इनकी इबादतों से इनकार। अब आप तर्जमे में कितना कुछ पढ़ते आ रहे हैं, आगे भी देखेंगे आप, बार बार कुरान पाक में ये मंजर सामने आता है कि क्यामत का दिन होगा और लोग बेजार होंगे। दूसरे पारे के तो बिल्कुल आगाज में ही आप पढ़ के आए हैं कि उस दिन वो लोग जो दूसरों को सहारा समझते थे वो क्या करेंगे, फना तबर्रउ मिनहुम कमा तबर्रउ मिन्ना। फिर इसी तरह ऐसे लोगों का जन्नत में दाखिला ममनू है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की शिफात से महरूम रह जाएंगे। और जो नेकियां की होंगी शिर्क के साथ, और याद रखिए मुशरिक भी बहुत बड़ी बड़ी नेकियां करते हैं, लेकिन वो जाया हो जाएंगी। अहले ईमान में शिर्क के कुछ इज्तमाही असरात भी देख लीजिए, तौहीद की बरकतों से महरूम हो जाते हैं, यानी जहां शिर्क आएगा वहां तौहीद से जो बरकतें मिलती हैं, अल्लाह को एक मानने की रहमतें जो दिलों पर उतरती हैं वो खत्म हो जाती हैं। फिर जात पात, गुलामी और महकूमी, जुल्म और इस्तेहसाल शुरू हो जाता है, यानी ऐसा शख्स भी दूसरों को जुल्म का निशाना बनाता है। फिर अल्लाह ताला की मदद में कमी आने लगती है, मसावात, हमदर्दी और अखुवत का खात्मा हो जाता है उस माशरे से जहाँ शिर्क होता है, और फिर गैर मुस्लिम कौमों का गलबा होता है। अल्लाह ताला आपको मुझे ऐसी तमाम चीज़ों से बचा के रखे, और जितना ज़्यादा इस पर आप गौर व फिक्र करते जाएंगे अल्लाह ताला आपके लिए रास्ते खोलेगा। वतिल का हुज्जतुना, یہ وہ ہماری حجت تھی جو ہم نے ابراہیم علیہ السلام کو ان کی قوم کے مقابلے میں دی تھی. ہم جس کو چاہتے ہیں مرتبوں میں بڑھا دیتے ہیں. بے شک آپ کا رب بڑا حکمت والا علم والا ہے. اور ہم نے ان کو اسحاق دیے اور یعقوب, ہر ایک کو ہم نے ہدایت کی. اور پہلے زمانے میں ہم نے نوح علیہ السلام کو ہدایت کی, اور ان کی اولاد میں سے داؤد علیہ السلام اور سلیمان علیہ السلام اور ایوب اور یوسف اور موسیٰ اور ہارون علیہم السلام کو, اور اسی طرح ہم نیک کام کرنے والوں کو جزا دیا کرتے ہیں, اور نیز زکریہ علیہ السلام کو, یحییٰ علیہ السلام کو, عیسیٰ علیہ السلام اور الیاس علیہ السلام کو, سب نیک لوگوں میں سے تھے, اور نیز اسماعیل اور یسع اور یونس اور لوط علیہم السلام, اور ہر ایک کو تمام جہانوں پر ہم نے فضیلت دی. اور نیز ان کے کچھ باپ دادوں کو اور کچھ اولادوں کو اور کچھ بھائیوں کو ہم نے ان کو مقبول بنایا, اور ہم نے ان کو راہ راست کی ہدایت دی. ان لیڈز آف آخرہ, لکھ لیجئے. دنیا میں کہتے ہیں نا, کون سی کیٹیگری ہے یہ؟ ان لیڈز کی ہے, یہ مشہور لوگوں کی ہے. تو قیامت کے دن جن لوگوں کو پروٹوکول ملے گا ان کے نام یہاں پیش کیے. لیکن اب ذرا اگلی آیت کو سیدھا ہو کے سننے اور سنانے کی ضرورت ہے. اتنے چنے ہوئے نبی جن کی زندگیاں اللہ کی توحید کے نور میں لگ گئیں, اور ان میں سے کسی نے وہ کیا نہیں جس کا بھی ذکر آنے والا ہے, لیکن بالفرض محال اگر ان میں سے کوئی کچھ ایسا کرتا تو کیا ہوتا؟ فرمائے, ذالک ھدا اللہ یہدی بہ من یشاء من عبادی, اللہ کی ہدایت ہی ہے جس کے ذریعے سے اپنے بندوں میں سے جس کو چاہے اس کی ہدایت کرتا ہے. اگر بالفرض یہ حضرات بھی شرک کرتے تو جو کچھ یہ اعمال کرتے تھے وہ سب اکارت چلے جاتے. سوچئے گا اس کو, ساری محنتیں, حضرت نوح علیہ السلام 950 سال دین میں کھپے, ہم نے آج کر کیا لیا؟ ہم کیوں اتنے کھپے؟ اور ان کی صرف یہ چیزیں, شرک کی ایک بال برابر چیز بھی اگر ان کے نام اعمال میں نکل آتی تو ختم. اس کو ایسے سمجھیے گا, سارا معاملہ طے ہو چکا ہے مسافر کا, ٹکٹ بھی لے لی, ایئرپورٹ پہ بھی پہنچ گئے اور بورڈنگ پاس لیتے لیتے ہر چیز, لیکن سامان کے اندر کوئی چھری نکل آئی, کوئی چاقو نکل آیا, واپس آئیے اور جیل میں جائیے. شرک پروہیبیٹڈ آئٹم ہے, اس کا ایک قطرہ بھی اگر ہمارے نام اعمال میں نکل آیا تو ضائع ہو جائے, چاہے آپ انبیاء کے خاندان سے کیوں تعلق نہ رکھتے ہوں. یہ لوگ ایسے تھے کہ ہم نے ان کو کتاب اور حکمت اور نبوت عطا کی تھی, بس اگر یہ نبوت کا انکار کریں تو ہم نے اس کے لیے ایسے بہت سے لوگ مقرر کر دیے ہیں جس کے منکر نہیں ہیں. یہی لوگ ایسے تھے جن کو اللہ تعالیٰ نے ہدایت کی تھی, بس آپ انہی کے طریقے پر چلیے. آپ کہہ دیجئے کہ میں تم سے اس پر کوئی معاوضہ نہیں چاہتا, یہ تو صرف تمام جہان والوں کے لیے ایک نصیحت ہے, ذکرا, اللہ ہمیں اس سے بھی نصیحت لینے والا بنا دے. اور بات یہ ہے کہ شرک ہوتا کب ہے؟ شرک کی بہت بنیادی وجہ, وہ اگلی جگہ میں آ رہی ہے, وَمَا قَدَرُ اللَّهَ حَقَّ قَدْرِهِ, اور ان لوگوں نے اللہ کی جیسی قدر کرنا واجب تھی ویسی قدر نہ کی. کیسے؟ لکھے ایک جملہ, شرک کرتا ہی وہ ہے جو اللہ کی قدر نہیں کرتا. آپ اس کو ایسے سمجھیے کہ ماں باپ کی قدر کون نہیں کرتا اور دوسروں کو اپنے ماں باپ بنانے کی کوشش کرتا ہے. جس کو اپنے ماں باپ کی قدر نہیں ہے, اسی اصول کو دنیا کے ہر رشتے پہ لے آئیے. بالکل یہی بات ادھر کر دی کہ شرک کی بہت بڑی وجہ اور مس گائیڈ ہونا, اللہ کا وہ اندازہ ہی نہیں لگایا کہ جو اندازہ لگانے کی ضرورت تھی. جبکہ یوں کہہ دیا کہ اللہ نے کسی بشر پر کوئی چیز نازل نہیں کی, آپ یہ کہیے کہ وہ کتاب کس نے نازل کی جس کو موسیٰ علیہ السلام لائے تھے, جس کی کیفیت یہ ہے کہ وہ نور ہے اور لوگوں کے لیے وہ ہدایت ہے جس کو تم نے ان متفرق اور آنکھ میں رکھ چھوڑا ہے. اللہ اکبر, جب قومیں کتاب ہدایت کو صفحہ صفحہ کر کے چھوڑ دیتی ہیں نا, تو تب اللہ تعالیٰ اس طرح کی بات کہتے ہیں. جن کو ظاہر کرتے ہو اور بہت سی باتوں کو چھپاتے ہو, ادھوری اطاعت کے دعوے داروں, اور تم کو بہت سی ایسی باتیں بتائی گئیں جن کو تم نہیں جانتے تھے اور نہ تمہارے بڑے, آپ کہہ دیجئے کہ اللہ نے نازل فرمایا, پھر ان کو ان کے خرافات میں کھیلتے رہنے دیجئے. اللہ اکبر, آپ دیکھیے کہ سارے بارے میں آپ نے یہ دو چیزیں ساتھ دیکھی ہیں, شرک براستہ آبا پرستی. بہت سارے لوگ جو ہے نا وہ اللہ ہی کے ساتھ شرک کرتے ہیں, اور اس کی وجہ ان کی اپنی عقل نہیں ہوتی, جو سبق ماں نے پڑھا دیا بچپن میں اور جو طور طریقے رسم و رواج فیملی کے دیکھے. تو آئیے دیکھتے ہیں کہ آبا پرستی پھر کیوں کرتے ہیں لوگ. پہلی بات ہے کہ اللہ کی قدر نہیں ہوتی, باپ دادا کو اعلیٰ مقام دیتے ہوئے ان کی اندھی تقلید ہے. ایک جملہ انگلش میں اس کے دو لفظ بولتی ہوں, لکھ لیجئے گا, रिस्पेक्ट से भरकर उनको होली बना लेना। पेरेंट्स की, बड़ों की रिस्पेक्ट करनी है, लेकिन उनके साथ होलीनेस का तसव्वुर नहीं रखना। जबकि बहुत सारे लोग रिस्पेक्ट तो करें ना करें, लेकिन होलीनेस उनके साथ ज़रूर लगाएंगे कि मेरे अब्बा गलत कैसे हो सकते हैं। फिर इसी तरह कुरान और शरीयत से दूरी। कुरान पाक पढ़ने वाला कभी मुशरिक नहीं रहेगा, शर्त यह है कि उसको कुरान सुन्नत के आईने के साथ पढ़ाया जाए। अल्लाह माफ़ करे, कुछ लोग तो दीन के नाम पे शिर्क सिखाते हैं, लेकिन आप नोट कीजिएगा कि वो कुरान की बात बहुत कम करेंगे, क्योंकि कुरान का तर्जमा ही आपको शिर्क करने नहीं देगा। फिर इसी तरह ख्वाहिशात भी होती हैं। इंसान की एक अटैचमेंट होती है अपने बड़ों से, शैतान के बहकावों की वजह से, जहालत की वजह से। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम और सहाबाए कराम के अमल और किरदार से नावाकफियत की वजह से, और इसी तरह हिंदुवाना रस्मों रिवाज का असर, क्योंकि वो तो दीन खुद अनाउंस्ड दीन है जिसमें वो अपने शिर्क को प्रमोट करते हैं। तो इसका इलाज क्या है, करो क्या, पढ़ो क्या, कैसे इलाज करो? जैसे हर बीमारी की दवा है, तो शिर्क की बीमारी की दवा कहाँ से मिलेगी? वहाज़ा किताबुन अंज़लनाहु मुबारकुन, और ये भी एक ऐसी ही किताब है जिसको हमने नाजिल किया है, जो बड़ी बरकत वाली है, अपने से पहले की किताबों की तस्दीक करने वाली है, ताकि आप मक्का वालों को और आसपास वालों को डराएं। और जो लोग आखिरत का यकीन रखते हैं, ऐसे लोग इस पर ईमान ले आते हैं और वो अपनी नमाज पर हमेशगी यानी मुदावमत रखते हैं। अल्लाह ताला हमें इसी की तौफीक दे। और इस शख्स से ज़्यादा जालिम कौन होगा जो अल्लाह ताला पर झूठ तोहमत लगाए, यानी झूठे ख्वाब बयान करे, और मैं जन्नत में थी और मैं इतनी हसीन लग रही थी, और इस तरह की बेकार बातें लोग करते हैं। ज़ाहिर है कि अब दूसरा आपको क्या कहेगा, तो अल्लाह ताला पर ये झूठ बांधने, और इसी तरह की बहुत सारी बातें और दावे कि मैं तो बख्शी हुई और मुझे तो अल्लाह के नबी ने आकर ये कह दिया वो कह दिया, एवॉइड किया करे ऐसी बातों को करना और सुनना। या यूं कहे कि मुझ पर वही आती है, हालांकि इसके पास किसी बात की भी वही नहीं आई। और जो शख्स यूं कहे कि जैसा कलाम अल्लाह ने नाजिल किया है इसी तरह का मैं भी लाता हूँ, मुराद झूठी नबूवत का दावेदार। और अगर आप इस वक्त देखें जब कई जालिम लोग मौत की सख्तियों में होंगे और फरिश्ते अपने हाथ बढ़ा रहे होंगे कि हाँ अपनी जाने निकालो, आज तुम्हें जिल्लत की सजा दी जाएगी इस सबब से कि तुम अल्लाह ताला के जिम्मे झूठी बातें लगाते थे और तुम अल्लाह ताला की आयात से तकबर करते थे, तो फिर जरा अपने आप को देखो कि तुम्हारे साथ क्या होगा। तो आयत 83 से 93 में जो चीज़ें हमने देखी, पहली बात अम्बिया कराम अलैहिस्सलाम के प्यारे नामों का खूबसूरत गुलदस्ता देखा और ये जाना कि शिर्क तमाम नेकियों को बर्बाद कर देता है। अहले यसरब के लिए बशारतें थी, तमाम अम्बिया कराम हक पर थे, और यहूद का झूठ खुल गया इन आयतों में। अब इस आयत को बिल्कुल अपनी मौत के वक्त को सामने रखते हुए सुनिएगा। अल्लाह ना करे कि हम में से किसी के साथ ऐसा मामला हो कि जिंदगी गफलत की गुजर जाए और उसके बाद फिर हमें वहां जाकर ये सुनना पड़े, वलकद जीतुमूना फुरादा कमा खलकनाकुम अव्वल मर्रा, और तुम हमारे पास तन तनहा आ गए, अलोन, एम्प्टी हैंडेड, जिस तरह हमने अव्वल बार तुमको पैदा किया था बेलिबास, और जो कुछ हमने तुमको दिया था इसको अपने पीछे ही छोड़ आयो। जरा इसकी लिस्टें तो देखिएगा, क्या क्या नहीं छोड़ा है। माँ खवल ना कुमे, जिसमें खोए रहते थे, जिसको समेटते थे, संभालते थे, रखते थे, लेते थे, देते थे, यानी दुनिया और दुनियादारियाँ सब पीछे छोड़ आए हो, और हम तुम्हारे हमराह तुम्हारे इन शिफात करने वालों को नहीं देखते जिनकी नस्बत तुम दावा रखते थे कि वो तुम्हारे मामले में शरीक हैं। जी किधर गए वो करनी वाले और हाथ पकड़ने वाले और हमें वहाँ भूल ना जाना कहने वाले, और जिनके साथ तुम अपनी उम्मीदें वाबस्ता करते थे? वाकई तुम्हारे आपस में कतई ताल्लुक तो हो गया, यानी आज सारे रिश्ते ख़त्म हो गए, जिन जिन के ऊपर उम्मीदें थी सब दूर चले गए तुमसे, और तुम्हारा दावा सब तुमसे गया गुजरा हुआ है। इस आयत का एक लेक्चर था हमारे पास और मैं मर गया, पहली फुर्सत में सुन लीजिए तो आपको इस आयत की नज़ाकतें समझ आएंगी कि हम दुनिया में किन चीज़ों में खोए रहते हैं और वहाँ क्या होगा, सब कुछ गया गुजरा हो जाएगा। और जिनको अल्लाह की कदर नहीं आ पा रहे कि आखिर में उनको कुछ कायनात की खूबसूरतियाँ दिखाई जा रही हैं कि ज़रा बताना कि ये सब कुछ कौन करता है। इन्ना अल्लाह फालिकुल हब्बि वन नवा, बेशक अल्लाह ताला दाने को और गुठलियों को फाड़ने वाला है, वो जानदार को बेजान से निकालता है और वो बेजान को जानदार से निकालने वाला है, अल्लाह ताला ये है। सो तुम कहाँ उल्टे चले जा रहे हो, तुम्हारी मत क्यों मारी जा रही है। कैसे गुठली को फाड़ कर अल्लाह उसमें से एक ऐसा छोटा सा पौधा और उसके बाद फिर एक दरख्त और दरख्त फल से लदा हुआ। कोई है बुजुर्ग जो कर सके? कोई है तुम्हारा ऐसा सहारा जो ये काम करे अगर अल्लाह इसको रोक ले? सुबह का निकालने वाला, इसने रात को राहत की चीज बनाया और सूरज और चांद को हिसाब से रखा है। ये ठहराई बात है ऐसी जात की जो कादिर है, बड़े इल्म वाला है। और वो ऐसा है जिसने तुम्हारे लिए सितारों को पैदा किया ताकि तुम इनके जरिए से अंधेरों में, खुश्की में और दरिया में रास्ता मालूम कर सको। आज भी नेविगेशन का बेहतरीन जरिया सितारों के साथ बहरी जहाज और बरी जहाज चलते हैं। बेशक हमने दलाइल खूब खोल खोल कर बयान कर दिए इन लोगों के लिए जो खबर रखते हैं। ऐसे लग रहा है कि मुशरिक को मरूब किया जा रहा है कि बताओ ये इतनी बड़ी बड़ी चीजें कौन करता है, तो क्या तुम्हारी जरूरतें पूरी नहीं करेगा? और वही तो है जिसने तुमको एक शख्स से पैदा किया, फिर तुम्हारे लिए एक ठहरने की जगह है और एक सपुर्द होने की। समझने वालों के लिए हमने अपनी आयतें खोल खोल कर बयान कर दी हैं। अल्लाह ताला की कारीगरी, ये दो पेजेस जो आखिरी है ना, इसको अपने दिल की तख्ती पे लिख लीजिए कि अल्लाह ताला कायनात में क्या क्या कर रहा है और फिर भी हम उसको छोड़कर दूसरों पे नजरें लगाएं। और वो ऐसा है जिसने आसमान से पानी बरसाया, फिर हमने इसके जरिए से हर किस्म के नबातात को निकाला, फिर हमने इसे सब शाख निकाली कि इससे हम ऊपर तले दाने चढ़े हुए निकालते हैं और खजूर के दरख्तों से इनके गुच्छे में से खोशे हैं जो नीचे को लटक जाते हैं, और अंगूरों के बाग और जैतून और अनार के बाग एक दूसरे से मिलते जुलते होते हैं और कुछ एक दूसरे से मिलते जुलते नहीं होते। हर एक के फल को देखो जब वो फलता है और इसके पकने को देखो। इनमें दरअसल दलाइल हैं इन लोगों के लिए जो ईमान रखते हैं। क्या पता चला आपको इस आयत से? आप देखिए कि कायनात में गौर व फिक्र तो दूर की बात, आज फ्रूट चाट बनाते हुए अगर घर में अंगूर आए तो उस पर गौर कीजिएगा। अगर जैतून खाने के आदि हैं तो ब्राउन अंगूर और जैतून साथ रखकर देखे, मिलते जुलते हैं। और अनार कैसे एक एक कतरा पैक किया जाता है? कभी ऐसा हुआ कि आप ऑरेंज काटें और पूरे का पूरा जूस आपके ऊपर गिर जाए? जैसे कभी कभी वो मिनी पैक खोलते हुए झटका लग जाता है। एक एक दाने को ड्रॉप पैकिंग, ये किसने किया? ये सलीका किसने सिखाया कि मेरे रास्ते के काम इतने सलीके और खूबसूरतियों के साथ करो? फिर इसी तरह आप देखिए यहाँ फल का पकना, जैसे फल पकता है ना ऐसे ईमान भी पकता है। बस आप देखिए कि कच्चा फल खट्टा होता है, कच्चा ईमान इतना खट्टा होता है हर वक्त रोना ही आता रहता है बंदे को। हाय सारी दुश्मन हो गया, मियाँ जी ये कह गए, हाय बेगम का मिजाज बदल गया। आप तो बड़ी बातें करती थी कि जी ईमान बड़ा मीठा होता है और ईमान का फल मीठा, तो कह देते हैं कि अभी कच्चे हैं, जरा आगे जाइए मीठे हो जाएंगे। फिर इसी तरह से आप देखिए कि जब फल अभी कच्चा होता है तो एकदम जुबान पे रखे तो जुबान खींचती है। कच्चा ईमान भी ऐसा ही होता है, दवाम नहीं होता इसको। पकने दीजिए अपने ईमान को, फिर मजा कीजिए और इल्म के साथ जुड़े रहें। पेवस्था रहे शजर से उम्मीदें बहार रख, वो ईमान जो इल्म के पानी के साथ सींचते सींचते बड़ा होता है वो मीठा है। कभी आपने खट्टे आम खाए होंगे, साफ जाहिर है कि एक आंधी चली, दरख्त से गिरे, किसी ने उठाकर उसको पेटियों में पैल डाल दी, खट्टा होगा। तो जुड़े रहिए इल्म के सोर्स के साथ, जुड़े रहेंगे आपका ईमान जरूर बढ़ेगा। वरना तो आप देखिएगा के बिखरे हुए अंगूर के उन दानों की तरह, या जमीन पे कच्चे पक्के गिरे हुए फल जो चाहे प्लम्स हों या बेरीज हों, पाँव में ही आ जाते हैं ऐसे लोग, उनकी तो कोई औकात नहीं होती। जब हम सब एक जगह मिल जाते हैं, टीम वर्क होता है, तो एक फ्रूट चाट की तरह देखिए रंग कितना भरता है। इस वक्त ये काम जो हो रहा है ये कोई मैं कर रही हूँ, अल्लाह मुझे माफ करे इस दावे से भी। कितने लोग एक टीम के अंदर जुड़े हुए, कितने मोती, और कोई अंगूर है तो कोई सेब है तो कोई केले हैं। तो अपनी खूबी पहचानी और जिसको आप सही समझते हैं, जिसके साथ आपका दिल लगता है, उसमें चले जाएं। अकेला बंदा तन्हा आखिर में सिर्फ यही रह जाएगा, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। बाजी बड़ी अच्छी थी, बाजी बड़ा दर्द रखती थी, अंकल जी बड़े अच्छे थे। जहाँ टीम वर्क नहीं होता वहाँ ड्रीम वर्क नहीं होता, ये कायनात के फल हमें सिखा रहे हैं। और अल्लाह तो हमें कहते हैं अभी और गौर करो, लेकिन हमारा वक्त इसकी इजाज़त नहीं देता। तो फल खाते हुए भी इन सारी बातों को जहन में रखिए। इसके बावजूद लोगों की निगाह कितनी कमजोर है, आई साइट कितनी वीक है, सुबह शाम अल्लाह ताला की नेमतों को पाते हैं, लेकिन फिर भी और लोगों ने शयातीन को अल्लाह का शरीक करार दे रखा है। हालांकि इन लोगों को अल्लाह ही ने पैदा किया है और इन लोगों ने अल्लाह के हक में बेटे और बेटियां बिला सनत तराश रखी हैं, और वो पाक और बरतर हैं इन बातों से जो ये करते हैं। وہ آسمانوں اور زمین کو پہلی بار پیدا کرنے والا ہے. اللہ تعالیٰ کے ہاں اولاد کیسے ہو سکتی ہے؟ اس کی تو کوئی بیوی نہیں. اور اللہ تعالیٰ نے ہر چیز کو پیدا کیا اور وہ ہر چیز کو خوب جانتا ہے. ذالکم اللہ, یہ اللہ تمہارا رب ہے, اس کے سوا کوئی عبادت کے لائق نہیں, ہر چیز کا پیدا کرنے والا ہے, تم اس کی عبادت کرو اور وہ ہر چیز کا کارساز ہے, اس کو تو کسی کی نگاہ محیط نہیں ہو سکتی, یعنی آنکھوں سے نہیں دیکھ سکتے تم اس کو, وہ سب نگاہوں کو محیط ہو جاتا ہے, یعنی ساری دنیا کے جانداروں کی نگاہوں کو اللہ دیکھ لیتا ہے اور وہی بڑا باریک بین باخبر ہے. کبھی آپ نے, میں نے سوچا کہ اللہ کو دیکھیں گے, ایمان کی علامت ہے. یاد رکھیے کہ مشرک آخرت میں اپنے ان جھوٹے سہاروں کو ڈھونڈ رہا ہوگا جن پہ نظریں تھیں, اور ایک سچا مومن مواحد اللہ تعالیٰ کے دیدار کا متلاشی ہوگا. اللہم انی اسألک لذت النظر الی وجھک والشوق الی لقائک, یہ دعا مانگا کریں, اس میں اللہ تعالیٰ کے چہرے کے دیدار کی دعا ہے. وہاں تو وہ ہوگا, دنیا میں دل چاہے تو کیا کریں, یہ بھی ایک سوال ہے, تو اس کا جواب آپ کے سامنے ہے اس کتاب کی صورت میں کھلا ہوا. اور وہ کیسے؟ قد جاءکم بصائر من ربکم, اب بلا شبہ تمہارے پاس تمہارے رب کی جانب سے حق بینی کے ذرائع پہنچ چکے ہیں. سو جو شخص دیکھ لے گا وہ اپنا فائدہ کرے گا, اور جو شخص اندھا رہے گا وہ اپنا نقصان کرے گا, اور میں تمہارا نگران نہیں ہوں. کتنی ڈرانے والی آیت ہے, اللہ کے نبی کی طرف نسبت کر دی گئی. اور ہم اس طور پر دلائل کو مختلف پہلوؤں سے بیان کرتے ہیں تاکہ یوں کہیں کہ آپ نے کسی سے پڑھ لیا ہے, اور تاکہ ہم اس کو دانش مندوں کے لیے خوب ظاہر کر دیں. آپ خود اس طریقے پر چلتے رہیے جس کی وحی آپ کے رب تعالیٰ کی طرف سے آپ کے پاس آئی ہے. اللہ تعالیٰ کے سوا کوئی لائق عبادت نہیں, اور مشرکین کی طرف خیال تک نہ کیجیے گا, یعنی بس تم فوکسڈ ہو جاؤ. یعنی پورے پارے میں شرک کی باتیں کرتے کرتے اب اینڈ ہے کہ آپ ادھر ادھر نہ دیکھو, ماں باپ کیا کرتے تھے, بچپن سے کیا دیکھا, سسرال میں کیا تھا, بلکہ اپنے ضمیر کی عدالت میں جھانکو. ایک دفعہ پوچھو تو صحیح اپنے آپ سے, تمہارا دل کیا جواب دیتا ہے, بس اس کو لے کے چل پڑو, اللہ تمہیں باقی معاملات میں بھی سرخرو کر دے گا. اگر اللہ کو منظور ہوتا تو یہ شرک نہ کرتے, اور ہم نے آپ کو ان کا نگران بھی نہیں بنایا, اور نہ آپ ان پر مختار ہیں. اور گالی مت دو ان کو جن کی یہ لوگ اللہ تعالیٰ کو چھوڑ کر عبادت کرتے ہیں, کیونکہ پھر وہ جاہلانہ ضد سے گزر کر اللہ تعالیٰ کی شان میں گستاخی کریں گے. ہم نے اسی طرح ہر طریقے والوں کو ان کا عمل مرغوب بنا رکھا ہے, پھر اپنے رب ہی کے پاس ان کو جانا ہے, سو وہ ان کو بتلا دے گا جو کچھ بھی وہ کیا کرتے تھے. تبلیغ کا ادب سکھایا جا رہا ہے کہ دوسروں کے خداؤں کو برا بھلا نہ کہو, کیونکہ پھر غصے میں اگر انہوں نے اللہ کو کچھ کہہ دیا تو ذمہ دار تم ہو گئے. تو تبلیغ کرتے وقت کبھی بھی ڈائریکٹ ہٹ کا انداز نہیں ہونا چاہیے. اور ان لوگوں نے قسموں میں بڑا زور لگا کر اللہ تعالیٰ کی قسم کھائی کہ اگر ان کے پاس کوئی نشانی آ جائے تو وہ ضرور اس پر ایمان لے آئیں گے. آپ کہہ دیجئے کہ نشانیاں سب اللہ کے قبضے میں ہیں, اور تم کو اس کی کیا خبر, وہ نشانیاں جس وقت آ جائیں گی یہ لوگ تب بھی ایمان نہ لائیں گے. بڑی آیت غور و فکر والی ہے جس پہ پارا مکمل ہو رہا ہے. وَنُقَلِّبُ أَفْئِدَتَهُمْ وَأَبْصَارَهُمْ كَمَا لَمْ يُؤْمِنُوا بِهِ أَوَّلَ مَرَّةٍ, اور ہم بھی ان کے دلوں کو اور ان کی نگاہوں کو پھیر دیں گے جیسا کہ یہ لوگ اس پر پہلی دفعہ ایمان نہیں لائے, اور ہم ان کی سرکشی میں حیران رہنے دیں گے. کیا پتہ چلا کہ جب انہوں نے جانتے بوجھتے حق سے ہدایت سے آنکھیں موڑی, اللہ نے اسے ہدایت کی توفیق چھین لی. آگے بھی ہم پڑھیں گے انشاءاللہ کہ اللہ بندے کے اور دل کے بیچ میں حائل ہو جاتا ہے. تو کیا پتہ چلا کہ آج تک پھر شرک کرنے والا شرک کیوں نہیں چھوڑ پایا؟ کیونکہ کما لم یؤمنوا بہ اول مرہ. تو جب پہلی دفعہ آپ یہ باتیں سنیں اور آپ اپنا محاسبہ کریں اور آپ کو اس میں کچھ شرک کی باتیں دیکھیں, فوراً چھوڑ دیجئے, ورنہ ذرا سی سیکنڈ تھاٹ لائیں گے نا تو کبھی نہیں چھوڑیں گے. پیچھے بھی بات کی تھی کہ عقیدے کو درست کرنا ہے تو ایٹ ونس کیجئے. جو کہتے ہیں نا سوچیں گے, دیکھ لیتے ہیں اور ریسرچ کرتے ہیں, ابن جوزی کے مطابق کتنے ہی لوگ ڈلی ڈالی کرتے رہے کہ اچھا ہم مسلمان ہو جائیں گے, ابھی اور سوچ لیں, ابھی اور تحقیق کر لیں, اور اتنے میں ملک الموت آ گیا اور ان کو لے گیا. اللہ نہ کرے ہمارے ارد گرد کے ساتھیوں کے ساتھ ایسا ہو جبکہ وہ شرک میں ہی دنیا سے چلے جائیں. تو آیت 94 سے 110 تک کیا دیکھا؟ روز قیامت تمام انسانوں کا بہت بڑا ایک اجتماع ہوگا, اللہ تعالیٰ کی نعمتوں کو کثرت سے دیکھا, توحید کا بیان اور شرک کی نفی دیکھی, اور حق قبول کرنے کی توفیق کب سلب کی جاتی ہے اس کا تذکرہ تھا. آج ہم مسلمانوں میں جو شرک ہے اگر میں اس کا تذکرہ نہ کروں تو آپ کو زیادہ فائدہ نہیں ہوگا ان سب چیزوں کو سن کے، کیونکہ ہم میں سے اکثر کہتے ہیں ہمارے پاس تو شرک ہی نہیں، یہ تو فلاں ہیں وہ تو فلاں مذہب کے لوگ ہیں۔ تو آئیے ذرا چند مشہور چیزیں اور جملے جو آج مسلمانوں میں بھی معروف ہیں اس کو دیکھیے، اور بعد میں پورے پارے میں جو کچھ سنا اس کی روشنی میں دیکھیے گا کہ کہیں شرک تو نہیں۔ تو آبا پرستی کا فتنہ اور غلوب اور شرک 106 میں دیکھا تھا۔ آپ صلی اللہ علیہ وسلم کی ذات کے حوالے سے بھی آج مسلمان شرک کرتے ہیں، مثلاً وہی جو مستوی عرش تھا خدا ہو کر اتر پڑا مدینے میں مصطفیٰ ہو کر، نعوذ باللہ من ذالک، سمجھیے گا آپ خود ہی بات میں، کیونکہ الحمدللہ پورا پارا اللہ نے آپ کے نصیب میں کر دیا۔ پھر اسی طرح ایک شعر جو قوالیاں اور نعتوں میں بڑے جوش سے گایا جاتا ہے، اپنا اللہ میاں نے ہند میں نام رکھ لیا ہے خواجہ غریب نواز۔ یہ ہے اولیاء کرام اور صوفی بزرگوں کی ذات کے حوالے سے شرک۔ اللہ تعالیٰ معاف کرے، اہل ایمان نے شخصیات کی محبت میں غلو کر کے یہود و نصارہ کی طرح شرک فی الذات کیا۔ اللہ تعالیٰ ہمارے سارے ایسے معصوم اور بھولے بھالے بھائی بہنوں کو علم لے کر ان چیزوں کو چھوڑنے والا بنا دے۔ جیمز آف پارا، سنہرے حروف، آبا پرستی اور بدعت کی مذمت، کلمہ گو مشرک ہونا، تقوی، توحید قرآن و سنت کا صحیح علم حاصل کرنا، خواہشات رب و اجداد کی اندھی تقلید کی بجائے شریعت کی پیروی کرنی ہے، اطیع اللہ اور اطیع الرسول کرنا ہے، اور سب سے بڑھ کے اللہ کی قدر کرنی ہے۔ اللہ تعالیٰ ہمیں اس کی توفیق دے۔ سارے پارے میں تو فتنے کی بات تھی، اب آخر میں لے لیجئے پھر اس کا حل کیا، ہم کیا کریں، میرے لیے کیا کام ہے، اور ہر ایک اپنے آپ سے پوچھے۔ پہلی بات ہے کہ شرک اور اباب پرستی کے فتنے کی کباختوں کا علم حاصل کرنا ہے اور اس سے پرہیز کرنا ہے، اس بات کا یقین رکھنا ہے کہ دین اسلام مکمل ہے اور کسی بدعت کی گنجائش نہیں، اللہ کی قدر کرنی ہے اور اس کے مقابلے میں باپ دادا کے طریقوں اور اپنی خواہشات کو ترجیح نہیں دینی، اطیع اللہ و اطیع الرسول اور شریعت کی پابندی کرنی ہے۔ شرک اور اباب پرستی کے فتنے میں مبتلا لوگوں کے خلاف شریعت کام اور محفلوں میں شریک نہیں ہونا۔ دیکھیے اس کو نوٹ کیجئے، الحمدللہ جو آپ ساتھی ماشاءاللہ جلدی یا دیر سے قرآن سے جڑے ہوئے ہیں ان کے اندر سے شرک نکل جاتا ہے، اور اگلے پارے میں ہم دیکھیں گے ابھی ایک اور چیز بھی بہت عام ہے، لیکن مسئلہ ہوتا ہے کہ اب ہمارے رشتہ دار بلاتے ہیں، دوست اور سہیلیاں بلاتی ہیں، تو اس کے لیے ذہن میں ایک ایجنڈا بنائیے، حکمت سے بات کیجئے، اس موقع کا انتظار نہ کیجئے کہ وہ آپ کو بلائیں اور آپ یا تو جھوٹ بولیں یا ان کا دل توڑیں، تو ان کو بے علم دیجئے، وہ بھی چھوڑ دیں گے انشاءاللہ۔ میڈیا فکری گمراہی کا بڑا ذریعہ ہے، اسے مسلمان کرنا ہے، یعنی آج شرک پھیلانے والی چیزوں میں ہر ایک نہیں لیکن کچھ میڈیا چینلز یا کچھ ایسے سلاٹ ضرور ہیں کہ جس سے بھولی بھالی عوام دوسری طرف چلی جاتی ہے۔ اسی طرح اسلام کو اصل روپ میں لانے کے لیے علماء حق اور مخلص مسلمانوں کا اپنا کردار ادا کرنا، باپ دادا کی بجائے انبیاء علیہم السلام اور صحابہ کرام کو اپنا رول ماڈل بنا کر قرآن سے جہاد کرنا ہے۔ بات تو بڑی مشکل ہے، لمبی ہے، لیکن جاہد ہم بھی جہادن کبیرہ، ہم آگے جا کر سورہ فرقان میں اس کی مزید کچھ چیزیں دیکھیں گے۔ تو اللہ سے دعا ہے کہ اللہ تعالیٰ ہمیں اس قرآن کے ساتھ جہاد کبیر یعنی معاشرے کے اندھیروں کو دور کر کے اسلام کے نور کو اور اللہ کی توحید کے نور کو عام کرنے کی توفیق عطا فرمائے۔ تو یہ تھا پارہ نمبر 7، انشاء اللہ تعالیٰ پارہ 8 شروع کریں گے اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے۔ دورہ قرآن 2020 میں پارہ نمبر 8 جس کا نام ہے ولو اننا، اس کا آغاز کریں گے۔ پارے کا نام پارے کی پہلی ہی آیت کا پہلا لفظ ہے، اور اگر ہم، یعنی یہ ایک بڑا خوبصورت انداز ہوتا ہے کسی بھی بات کو کرنے اور کرانے کا، تو ہم اس کو سامنے لیتے ہوئے ہم دیکھیں گے کہ اس پارے میں کیا ہے۔ حقیقت یہ ہے کہ اللہ تعالیٰ کا یہ کلام، اللہ تعالیٰ کا یہ پیغام، اس کے بندوں کے نام اتنا خوبصورت اور اتنا قیمتی ہے کہ آپ جب اس کو کھولتے ہیں تو ہر پارہ آپ کو ایسے لگتا ہے کہ وہ ایک جیمز کی بہت بڑی پوٹلی ہے، اور اگر آپ بغیر سوچے سمجھے اس کو پڑھ جائیں تو آپ کو پتہ بھی نہیں چلے گا کہ آپ کیا پڑھ چکے۔ دعا کیجئے کہ اللہ تعالیٰ آج ہمارے وقت میں اتنی برکت دے اور ہمیں شوق بھی دے اور اس کا ذوق بھی دے کہ ہم اس کے لیے وقت لگائیں۔ بہت سارے لوگ مختصر طور پہ قرآن پاک کا دورہ کرنا چاہتے ہیں، ٹھیک ہے، مصروفیت کے دور میں یہ اچھی چیز ہے۔ آپ میں سے کچھ لوگ جانتے ہی ہوں گے کہ آج کل الحمدللہ ہم آفٹر نون میں پیغام قرآن نام سے ایک سیریز کر رہے ہیں، ایگزیکٹلی 45 منٹ، یعنی اس سے ایک آدھا منٹ صرف चेंजेस का हो सकता है, लेकिन जो अल्हम्दुलिल्लाह डिलीवर किया जाता है वो एग्जैक्टली इतना ही है। तो मुख्तसर सेशंस वो सुन लें, ये सेशंस रहने दीजिए उन लोगों के लिए कि जिन्होंने अब अपनी जिंदगियां अल्लाह के दीन को सीखने और सिखाने में लगानी है। तो आइए देखते हैं कि पारा नंबर 8, इसमें क्या रंग है आपके मेरे लिए कि जिसके ऊपर नजर रखते हुए हमारी जिंदगी खूबसूरत हो जाए। तो पारा नंबर 8 का मेन थीम इस साल दौरे हाजिर के फितने और उनका हल की रोशनी में देखिएगा तो शैतान की पैरवी का फितना है। शैतान की पैरवी क्या होती है? पैरवी का लफ्ज पैर पे पैर रखना, पैर पाँव को कहते हैं, पाँव फुट को कहते हैं, शैतान के फुट स्टेप्स पे चलना, ये है शैतान की पैरवी करना। क्या पता चला बारे में हम देखेंगे और आगे सूरत नूर में भी आयत आती है कि ला तत्तबी खुतुवात शैतान, क्या ईमान वालों शैतान के नक्शे कदम पे ना चलो। हम उर्दू बोलने वाले लफ्ज नक्शे कदम को बहुत अच्छी तरह से जानते हैं, कभी रेत में चलते हुए किसी बाप के पीछे पीछे चलता हुआ बच्चा वो अपने बाप के उस नक्शे पा के ऊपर अपने छोटे छोटे पाँव रखता है जहां से भी थोड़ी देर पहले बाप गुजरा। तो बस बास लोग न समझी में शैतान के कदमों पे कदम रख के जीते हैं। ये जो मैंने मिसाल दी है ना, इसको अपने नोट्स में बना लीजिए कि एनालॉजी के साथ, रेत पे बड़े बड़े पाँव हैं ये शैतान के हैं, और वो शैतान जो मरदूत है, जो रांदे दरगाह है, जो अदुव व मुबीन है, और वो चल किधर रहा है, उसके कदमों के आगे आखिर में लिखिए जहन्नुम, तो वो जहन्नुम की तरफ चल रहा है। लेकिन आज ना समझी के साथ कुछ अपने ही लोग शैतान के कदम पे कदम रखते हैं कि कदम बढ़ाओ हम तुम्हारे साथ हैं। नतीजा क्या होता है उसकी इतबा का कि जुखरुफ अल कौली गुरूरा का शिकार होते हैं, जो पारे की बिल्कुल ही इब्तदाई आयत में चिकनी चुपड़ी बातें और इस तरह से शुगर कोटेड बातें, बटरिंग, असल पे नकल, नकल पे असल, जो था खूब वो ना खूब और जो खूब था वो ना खूब हुआ। और नुकसान क्या होता है कि मकसद हयात जो इस सूरत के बिल्कुल आखिर में आने वाला है, इन्न सलाती व नुसुकी व महया व ममाती लिल्लाहि रब्बिल आलमीन, कह दीजिए कि मेरी नमाज, मेरी कुर्बानी, मेरा जीना, मेरा मरना अल्लाह रब्बुल आलमीन के लिए है, इससे डाइवर्ट होते हैं। जाहिर बात है कि शैतान अगर जहन्नुम की तरफ जा रहा है तो आपने तो इधर नहीं जाना था, आपने तो जन्नत में जाना था। तो शैतान की पैरवी का बहुत बड़ा नुकसान क्या होता है कि इंसान जन्नत के रास्ते से उतर कर जहन्नुम की रोड पे आता है, यानी सबीलुल जन्ना को छोड़ देता है, और फिर उसके बाद वो किधर जाता है ये हम इसी में आगे जाकर इंशाल्लाह देखेंगे। और शैतान की पैरवी का एक बहुत आसान तरीका बिदात का फितना है, अल्लाह और उसके रसूल के बताए हुए दीन के मुकाबले पे एक नया दीन, ख्वाहिशों वाला, सहूलतों वाला, अगर इबादात में हो तो उसको बिदत कहते हैं, मामलात में कह लीजिए तो उसको दीन से फिरना कहते हैं। बहुत कुछ है इस बारे में आपके मेरे लिए, दुआ कीजिए कि हम इसका हक अदा कर सके। पारे की जो मरकजी आयत है इसमें वो 112, व कजाली का जाल नाली कुल्ली नबी ये नादू व शयाती नलिन सिवल जिन, और इसी तरह हमने शैतान सीरत इंसानों और जिन्नों को हर पैगंबर का दुश्मन बना दिया था, और वो धोखा देने के लिए एक दूसरे के दिल में मुलम्मा की हुई बातें डालते रहते थे, और अगर तुम्हारा परवरदिगार चाहता तो वो ऐसा न करते। तो इनको और जो कुछ ये झूठ बांधते हैं इसे छोड़ दीजिए। सूरत अल-अनाम की आयत नंबर 112 इस बारे में आपको बहुत जगह अपना रंग दिखाएगी, और इसकी डिटेल्स इंशाल्लाह हम तर्जमे के बाद देखेंगे कि कैसे इंसानों और जिन्नों में दुश्मन होते हैं। अभी तो एक दुआ मांग लेते हैं क्योंकि आज के बारे में पढ़ने वाले बहुत कुछ हैं, कैसे शैतान धोखे देता है, कैसे असली पे नकली की मोहर और नकली पे असली की मोहर लगाता है, यानी पूरी इंसानियत इस वक्त कदमों पे शैतान के चलते दिखती है। चलना था नक्शे कदम पे अंबिया कराम के, रसूलों के, और उसकी जगह फिर जब शैतान के नक्शे कदम पे चलें तो लिख लीजिए इसका अल्टीमेट रिजल्ट क्या है कि इंसान अपने नफ्स के हाथों मजबूर होगा, गुनाह करेगा, गलतियां करेगा, ज्यादतियां करेगा, कभी मजाक के नाम पे, कभी खुशी के नाम पे, कभी भूल के। तो हम फिर बड़े दर्द के साथ अभी से ये दुआ मांग लेते हैं कि अल्लाह तू क्या कर। सही बुखारी की रिवायत 6399 में आपको ये दुआ मिल सकती है। अल्लाहुम्मा ग़फिर ली ख़तियती व जहली व इसराफ़ी फ़ी अम्री व मा अंता अलमु बिही मिन्नी। अल्लाहुम्मा ग़फिर ली हज़ली व जिद्दी व ख़ताई व अम्दी व कुल्लु ज़ालिका इंदी। दर्द और तड़प के साथ इसको मांगिए, क्योंकि अल्लाह ताला आपको मुझे इस वक्त मौका दे रहा है इल्म की महफिल में दुआ करने का, और हकीकत है कि ये दुआएं कबूल होती हैं इल्म की महफिल में की हुई। अल्लाह ताला आपके भी दिल में इस वक्त जो कुछ है खैर के साथ कबूल करे। कोई चीज़ ऐसी है जो आपके हक़ में अच्छी नहीं, तो अल्लाह ताला उसको अच्छी बनाकर आपको अता करे। तो तर्जमा देखिए दुआ का, और इसको आप आज की इफ्तारी में सबके साथ मिलकर भी पढ़ सकते हैं, बच्चों को भी सिखा सकते हैं कि अल्लाह बख्श दे मेरी खता, मेरी जहालत, मेरे काम में मेरी ज्यादती, और वो जिसके बारे में तू मुझसे ज्यादा जानता है। ए अल्लाह, हंसी मजाक में, संजीदगी में, भूल के और जान कर किए हुए मेरे गुनाह बख्श दे, और ये सब मेरे अंदर है। कैसे टूटता है इंसान, कभी किसी के सामने आप अपना आप नहीं खोलते, लेकिन अल्लाह के आगे तो कुछ छुप ही नहीं पा रहा। मुंह पे ऐसे मचल मचल के गुनाह आ रहे हैं कि अल्लाह मैं क्या करूं। कभी मजाक में मेरे मुंह से झूठ निकलता है, कभी जहालत के साथ काम करती हूँ, कभी मिस्टेक्स हो जाती हैं, कभी अच्छे कामों में मुझसे ज्यादतियाँ हो जाती हैं, कभी इसराफ कर देती हूँ, कभी खाना पकाने में ऐसे वैसे। तो अल्लाह तू मेरे ये मामले माफ कर दे। तो अल्लाह ताला को तो बंदे पे वैसे ही बड़ा प्यार आता है, और आप जैसे प्यारे लोग जो कुरान की महफिल में बैठ कर अपने आप को वहां से उठाते भी नहीं, कोई नहीं देख रहा आपको इस वक्त, लेकिन आप नहीं उठते। ऐसे तमाम के लिए दुआएं हैं, क्योंकि आप अल्लाह के इस दीन को सीखना चाहते हैं। और रिवायत ले लीजिए आज की हदीस, सही मुस्लिम 5738, उस्मान बिन अबिल आस रदी अल्लाह अन्हो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आए और अरस किया, या रसूलुल्लाह, शैतान मेरी नमाज में हायल हो गया और मुझको कुरान भुला देता है। सोचिए जरा, कभी आपके साथ भी ऐसा हुआ? बहुत दफा होता है। जवाब सुन लीजिए आपका प्यारा सा। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इस शैतान का नाम खिंजब है। जब तुझे इस शैतान का असर मालूम हो तो अल्लाह की पनाह मांग इससे, और बाईं तरफ 3 बार थूक दे। नमाज के अंदर ही एक जैसे कहते हैं हल्का सा, बगैर यानी को गीलापन किए, इशारे से इसको नागवारी का एहसास दिला। हजरत उस्मान रजी अल्लाह उन्होंने कहा, मैंने ऐसा ही किया, फिर अल्लाह ने इस शैतान को मुझसे दूर कर दिया। तो चलिए आज आपने नमाज में आने वाले वसवसों का इलाज भी सीख लिया। आइए हाइलाइट्स ऑफ पारा यानी पारे की झलकियां देखते हैं। इस पारे में से हमने क्या मोती चुनने हैं? पहली बात है कि अल्लाह की हिदायत पाने के लिए कोशिश करनी है, इस्लाम के मुताबिक जिंदगी बसर करना है, आखिरत के दिन की मुलाकात पर होने वाले हिसाब किताब से आज खौफ खाना है, अल्लाह तआला का हक अदा करना है, अल्लाह के हलाल और हराम की पाबंदी करनी है, अल्लाह के लिए अपने हर अमल को खालिस करना है, किताब के जरिए खबरदार करना है, और अपने गुनाहों पर तौबा करना है। कितने बड़े बड़े काम है। इसी तरह दीन को अल्लाह के लिए खालिस करना है, अल्लाह का तकवा इख्तियार करना है, हर चीज पे कहे इंशाल्लाह, अल्लाह ताला की आयात का इल्म हासिल करना है, हिदायत याफ्ता होना है, किताब की हिदायत और रहमतों से फायदा उठाना है, अपने रब को पुकारना। ये लफ्ज अपने को प्यार से देखिए, ये मेरा रब है, रब्बुना, कभी कहते हैं रब्बी, कभी अल्लाहुम्मा भी कहते हैं। बस ऐसी प्यारी दुआएं मांगनी है जिसमें अल्लाह ताला से कुर्ब का एहसास हो, दयानतदारी और खैर ख्वाही से रब के पैगामात को पहुंचाना है, और इसी तरह से बहुत कुछ। तो आइए शुरू करते हैं सूरत अलनाम की आयत नंबर 111 से लेकर सूरत का आखिर तक चलेंगे, और उसके बाद फिर सूरत अल आराफ शुरू होगी। बिस्मिल्लाहिर्रहमानिर्रहीम। आऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम। वलौ अन्ना नज़्ज़लना इलैहिमुल मलाइका। और अगर हम इनके पास फरिश्तों को भेज देते और इनसे मुर्दे बातें करने लगते, और हम तमाम मौजूदात को इनके पास इनकी आंखों के रूबरू लाकर जमा कर देते, तब भी ये लोग हरगिज़ ईमान न लाते। हाँ, अगर अल्लाह ही चाहे तो और बात है, लेकिन इनमें से ज्यादा लोग जहालत की बातें करते हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने मुतालबे पेश करते थे, ये कर दो तो फिर मुसलमान हो जाएंगे, वो कर दो तो ये कर देंगे। तो अल्लाह ताला इनके ईमान न लाने की वजह बयान करते हैं, कैसे ये अपने ईमान से पीछे हैं। असल बात यह है, सबूत की कमी की वजह से नहीं, बल्कि दीन से नापसंदीदगी की वजह से अभी तक अमल नहीं हुआ। تو ایسے لوگوں کے لیے کیا بات. اگلی آیت دیکھیے. اور اسی طرح ہم نے ہر نبی کے دشمن بہت سے شیاطین پیدا کیے تھے, کچھ آدمی اور کچھ جن, جن میں سے بعض بعضوں کو چکنی چپڑی باتوں کا وسوسہ ڈالتے تھے, زخرف القولی غرورا, تاکہ ان کو دھوکے میں ڈال دیں. اور اگر اللہ چاہتا تو یہ ایسے کام نہ کر سکتے تھے. بس ان لوگوں کو اور جو کچھ الزام تراشی کر رہے ہیں ان کو آپ رہنے دیجئے. یعنی یہ وہ لوگ ہیں کہ جو چکنی چپڑی باتیں کر کے حق کے مقابلے میں باطل کی ایسی خوبصورت چیزیں ایڈورٹائز کر کے کہ جس کی طرف پھر لوگ لپکنے لگ جاتے ہیں, اور اس طرح پھر لوگوں کو حق اچھا نہیں لگتا. حقیقت یہ کہ شیطان گناہوں کو شوگر کوٹڈ کرتا ہے اور اس کو اس طرح پریزنٹ کرتا ہے کہ انسان کی رال ٹپکنے لگتی ہے. اور اس کا گول کیا ہے؟ اور تاکہ اس کی طرف ان لوگوں کے قلوب مائل ہو جائیں جو آخرت پر یقین نہیں رکھتے, اور تاکہ اس کو پسند کر لیں, اور تاکہ مرتکب ہو جائیں ان امور کے جن کے وہ مرتکب ہوتے تھے. ان دو آیتوں میں ہی دیکھیے کہ ایک سمندر ہے. پہلی بات یہ ہے کہ ہدایت کے سفر میں کچھ لوگ تو مددگار ہوتے ہیں, آپ کے بھی اور دین کے بھی. اس کے برعکس کچھ آپ کے بھی اور دین کے دشمن بھی ہوتے ہیں. چلتے سب ساتھ ساتھ ہیں, انسان اپنی کوتاہ نظری سے پہچان تو نہیں پاتا. اور اللہ کے نبی کی جو بتائی ہوئی بات ہے کہ لوگوں کو ان کے ظاہر پہ قیاس کرو, اچھا ہی سمجھنا چاہیے. اور یہی اللہ کے نبیوں نے کیا. خود اللہ کے نبی صلی اللہ علیہ وسلم نے بڑے بڑے رسک تو لے لیے لیکن لوگوں کو اپنے سے دور نہیں کیا, کاٹا نہیں. ہو سکتا ہے کسی وقت بھی اصلاح ہو جائے, ہو سکتا ہے کہ پہلے تجربہ اچھا نہ ہوا بعد میں ہو جائے. تو لہٰذا پہلی بات تو یہ سمجھ لیجئے گا. دوسری بات دیکھیے, جو مددگار ہے ان کی بات تو ہم آگے اگلی سورت میں کریں گے, لیکن اس سورت میں خاص طور پہ آپ پورے پارے میں دیکھیں گے کہ دشمنوں کا ذکر ہے. اور سب سے بڑا دشمن جو سامنے ہے, جس کے قدموں کی پیروی کر رہے ہیں, وہ سب سے بڑا دشمن. تو اس بارے میں آج آپ کو دشمنی کی بہت ساری چیزیں ملیں گی. اور شیطان دشمن ہے تو وہ ایسے تو جا کر نہیں کہے گا کہ آؤ یہ کھاؤ اور مر جاؤ. وہ شوگر کوٹڈ کرتا ہے گناہوں کو. اب جو دشمن ہے وہ دو طرح کے ہیں, ایک ہے نظر آنے والے انسانوں میں سے شیطان, اور دوسرے نظر نہ آنے والے شیاطین جن. طریقہ واردات کیا ہے؟ نظر آنے والے انسانوں میں جو شیطان ہے, زخرف القول غرورا, یہ ہمارے اپنے ہوتے ہیں پیارے انسان. یعنی انسان کیسے حق کے راستے سے آپ کو مجھے پیچھے کرتے ہیں چکنی چپڑی باتیں کر کے. کیسی ہیں وہ اگلے پیج پہ ہم دیکھتے ہیں. جبکہ جو نظر نہ آنے والے وہ وسوسے ڈالتے ہیں. اس کو ایسے سمجھیے کہ ہم میں سے ہر ایک خطرے میں ہے. ہم پہ دو قسم کے وار ہو رہے ہیں دشمنی والے. ایک وہ انسان جو ہمارے ارد گرد ہیں لیکن ابھی تک ان کو حق بات سمجھ نہیں آئی. وہ کبھی پیار کے نام پہ, کبھی محبت کے نام پہ, کبھی تعلق کے نام پہ ہمارے ساتھ میٹھی میٹھی باتیں کرتے ہیں. کیسے؟ نیکسٹ دیکھیے گا. خوش نما ملما شدہ باتیں کرتے ہیں, جس کو قرآن میں زخرف القولی غرورا کہا گیا. یہ کیا ہوتی ہیں؟ جیسے نقلی پہ سونے کا اصلی پانی ڈال دیں تو سونے کی ملما شدہ باتیں. آپ دیکھیے جس کو پہچان نہیں ہوتی نا, وہ صرف پانی چڑھے سونے کو سونا سمجھ لے گا. اسی طرح خوش نما خوبصورت جھوٹی باتیں عام کرتے ہیں, جھوٹی چیز پر سچ کا رنگ چڑھائی ہوئی باتیں کرتے ہیں, گناہوں کے مشورے دیتے ہیں, نیکیوں سے پیچھے ہٹانے والی باتیں کرتے ہیں. پیچھے معاہدہ میں پڑھ چکے, ولا تخافون اللوم تلائم, یہ پیارے بن کے آتے ہیں. ہائے تمہارا رنگ کیا ہو گیا, ہائے بیٹھ بیٹھ کے موٹی ہو گئی, ہائے دیکھو سارا دن ادھر ہی رہتی ہو, میاں تو دوسری شادی کریں گے. یہ ہے زخرف القولی غرورا, ہمتیں توڑنے والی باتیں. جب ایک بندہ دین پہ آئے تو لوگ یہ چاہتے ہیں کہ اس کو اب ہر طرح سے اس کی زندگی کی کوئی کمی بیشی بھی ہے نا, وہ اسلام اور قرآن اور کلاس کے نام پہ لگا دیں. مثلا کیسے؟ کچھ مثالیں دیکھیے گا. خوش نما باتیں جو انسان کرتے ہیں, جو اندر سے دشمن ہوتے ہیں باہر سے اپنے بنتے ہیں. ملما شدہ باتوں کی مثالیں, مثلا آج کے دور کے عمومی طور پر جملے کے, گھر گزارنے کے لیے عورت کو کام تو کرنا پڑے گا, یعنی ایک مرد کی کمائی سے گھر تو نہیں چلتا. اسی طرح آپ دیکھیے کہ جتنی عورت پردے سے آزاد اتنی کامیاب اور ماڈرن کہلائی جاتی ہے. یہ ایک پرسیپشن ہے, آپ ازما لیجئے. بیل بجے گھر کے دروازے کی اور سامنے ایک عورت بالکل ماڈرن اور قرآن سنت سے دور حال حلیے میں ہو, آپ کہیں جس کا مین بچہ بھی کہے گا آنٹی آپ اندر آ جائیں, ڈرائنگ روم کھلے گا, پہلے ٹھنڈا دیں گے پھر پوچھیں گے آپ کون ہے. اور اس کے برعکس بیل بجے اور آپ باہر دیکھیں تو ایک شرعی حجاب نقاب میں کالے رنگ کے برقعے میں خاتون ہے, کبھی بھی نہیں اندر آنے دیں گے, نعوذ باللہ. یہ ہمارا آج مسلمانوں کا پرسیپشن زخرف القول غرورا کی مثال بنا. پھر اکویلٹی کا دعویٰ, عورت اور مرد برابر ہے تو کرسی اور میز کو برابر کر لیجئے. फिर इसी तरह दीनदारों को इंतहा पसंद कहना, सख्त कहना, रिजिट हैं ये, बहुत स्टबन है, और जो बंदा आज़ाद है उसको कहते बड़े लिबरल हैं, वी आर लिबरल मुस्लिम्स, मॉडर्न कहना आज़ाद को, और जिहाद के नाम के साथ लफ्ज़ दहशतगर्दी को गढ़ दिया गया। फिर इसी तरह मुस्लिम औरत को कहीं भी दिखाना तो बड़ी दुखी दिखाएंगे, हाय कैदी, हाय इस पे जुल्म हो रहा है। किसी ने मुझे कल एक इत्तला दी कि अब मस्जिदों में चूंकि पाबंदी है तो घरों में नमाजें होने लगी, तो किसी ने नेट पे डाली होंगी अपनी, डालते हैं लोग चीज़ें ऐसी, तो उसके बाद अब एक दुनिया की बड़ी मुमलिकत कह लीजिए, अब उसमें इस बात पे डिस्कशंस शुरू हो गए हैं कि देखें देखें ये मुसलमान नमाजों में अपनी औरतों को पीछे रखते हैं, और ये जेंडर डिस्क्रिमिनेशन जे वो, ला हौला वला कुव्वत इल्ला बिल्ला, यानी उनके दिल में औरतें बस कैदी हैं। क्या आप कैदी हैं माजरत के साथ? क्या आप एक कैदी से पढ़ रहे हैं इस वक्त? एक मुसलमान औरत दिल पे हाथ रख के बताए कि घर में किसकी मर्जी है, लेकिन बाहर दुनिया को किसने ये कह दिया कि औरतें मजबूर, मर्द मजबूर है आज का माजरत के साथ सारी औरतों से? हमने अपने मर्दों को मजबूर कर दिया एक खास हद तक, और मुस्लिम मर्द को क्या दिखाते हैं? जालिम, दहशतगर्द, मार तैरोज, डंडा इसके हाथ में होता है। हैं आपके मर्द ऐसे? अल्लाह ने उनको आपके लिए ऐसे मुसख़र किया हुआ है जैसे अल्लाह ने आपके लिए पूरी कायनात को मुसख़र किया हुआ है, कैसे वो आपके लिए काम करते, मेहनते करते, कमा के लाते? तो याद रखिए ये ज़ुख़रुफ़ अल-क़ौल की आज की दौर की मिसालें। इसी तरह हक का मेयार क्या है? अक्सरियत, मेजॉरिटी इज़ अथॉरिटी, इसी का तज़किरा इन आयतों में भी है। जिसको बहुत कहें वो ठीक है, और चलो तुम उधर को हवा हो जिधर की, ये हक का मेयार तो नहीं था। फिर तो हज़रत नूह अलैहिस्सलाम बेचारे नाकाम हो गए। और इसी तरह फिर सिर्फ दुनियावी तालीम पर जोर देना बच्चों की, ये ज़ुख़रुफ़ अल-क़ौल है, पढ़ लें फिर नमाजें तो बाद की बात है, कुरान तो बाद में पढ़ेंगे। तो देखिएगा कि खुशनुमा मुलम्मा शुदा बातों के फितने का असर क्या होता है। दो तरह के लोग हैं किसी भी माशरे में, एक अल्हम्दुलिल्लाह आप जैसे ईमान वाले लोग, वो ऐसी बातों से मुतासिर नहीं होते, वो ऐसे प्रोपेगंडे सुनते हैं तो आगे से हंसते हैं, मुस्कुराते हैं, इसी तरह वो हक के रास्ते पर चलते ही रहते हैं, और इस्तकामत फिद्दीन उनका शुआर बन जाती है। ऐसे फितने जब उठते हैं तो कामयाबी और अजर पाते हैं सब्र के साथ। इसके बरक्स कमज़ोर ईमान वाले, गुनाहों का मैलान रखने वाले और अकीदे के कमज़ोर मुसलमान ऐसी बातों से कैसे मुतासिर होते हैं? पहली बात है कि ऐसी बातों से, इन जुमलों से, इन परसेप्शन से मुतासिर होने लगते हैं, बातिल के रास्ते पे चलने लग जाते हैं और शहवत परस्त होने लगते हैं और बातिल पे जमते हैं, नाकाम हो जाएंगे एंड पे, यानी वो दीन छोड़ देते हैं। चुप करो, फितनों का दौर है आजकल, दीन की कोई बात ना करो। अल्लाह ताला ऐसे लोगों को एक दर्जा ऊपर उठाकर इस दीन की खूबसूरती देखने वाला बना दे। फिर आगे आयत 114-114, अफ गैरुल्लाह ही अबगी हकमा, तो क्या अल्लाह के सिवा किसी और फैसला करने वाले को तलाश करूं? हालांकि वो ऐसा है, किसने किताब कामिल तुम्हारे पास भेज दिया? जरा नोट तो कीजिएगा इस बारे में, कितनी दफा किताब की बात आ रही है। सारे फितनों का हल ये किताब में आपको नहीं मिल रहा? कभी आपने इस सोच के साथ ये पारा सुना था या पढ़ा था? इल्ला माशाल्लाह, स्टूडेंट्स तो हर साल ही पढ़ते हैं और हर दफा कुरान में सुनते हैं, आम लोगों की बात करती हूँ। क्या वाकई आपको लगता है ये कुरान इस तरह का है? कुरान खानी में पढ़ने वाली बहन क्या इस बारे पे इतना गौर कर सकती है? तो इल्म लेना देना, अल्लाह आपको मुझे इसका जौक लगा दे। इसके मज़ामीन खूब साफ साफ बयान किए गए हैं, और जिन लोगों को हमने किताब दी है वो इस बात को यकीन के साथ जानते हैं कि यह आपके रब की तरफ से हक के साथ भेजी गई है, बस अब शुबा करने वालों में से ना हो। दुआ कीजिए कि इस किताब के बारे में अगर दिल में अंदर कहीं कोई शुबा है तो अल्लाह ताला उसको निकाल दे। आपके रब का कलाम सच्चाई और इंसाफ के एतबार से कामिल है। यकीन करें अगर चूमने की इजाज़त हो तो इन आयतों को चूम लिया जाए, और ये सिर्फ वही कहेगा ये जुमला जिसको इस किताब से मोहब्बत है, जो इसके साथ दिन रात की दोस्ती कर ले उसको तो इस किताब से फिर ऐसी ही मोहब्बत है। और आप और मैं कितने खुशकिस्मत हैं कि इस वक्त हम इस किताब को पढ़ रहे जिसकी ये खूबियां हैं, सिदकं व अदला। इसके कलाम को कोई बदलने वाला नहीं, वो खूब सुनने वाला, खूब जानने वाला है, और दुनिया में ज्यादा लोग ऐसे हैं कि अगर आप इनका कहना मानने लगेंगे तो वो आपको अल्लाह की राह से बेराह कर देंगे। वो महज बेअसल ख्यालात पर चलते हैं और बिल्कुल कयासी यानी वहमी तुक्के की बातें करते हैं, यानी किताब जब पढ़ी नहीं तो फिर तुक्केबाजी तो होंगी, और ऐसे तुक्के नहीं चलते इस राह में। तो याद रखिए कि इस किताब के मुकाबले में हर चीज क्यास है। बिल यकीन आपका रब इनको खूब जानता है जो इसकी राह से बेराह हो जाता है, और वो इनको भी खूब जानता है जो इसकी राह पर चलते हैं। پس جس جانور پر اللہ کا نام لیا جائے اس میں سے کھاؤ اگر تم اس کے احکام پر ایمان رکھتے ہو. یہاں سے ایک چیز چھوٹی سی نوٹ کیجئے, پارے کے سب ٹائٹل میں بدعت کا لفظ تھا. آپ اس بارے میں خاص طور پر سورۃ الانعام کے اب اس حصے میں مشرکین مکہ کی بدعات کو کثرت سے پڑھیں گے. گننے لگیں تو کم از کم 15 سے 20 بدعات جو اس دور کے معاشرے میں تھیں. ہر معاشرے کی فرق ہوتی ہیں. اب وقت کے ساتھ ساتھ بہت ساری ہمارے مسلمانوں میں آ گئی جو کبھی ہماری نانیوں دادیوں نے نہ دیکھی سنی تھی, لیکن آج آپ دیکھیے مختلف موقعوں پہ اور خاص طور پہ جو خاص تاریخیں ہوتی ہیں اس پہ لوگ نئے نئے کام کرنے لگے. مثلاً پچھلے چند سال پہلے تک ربیع الاول کے مہینے میں کوئی کیک نہیں کاٹتا تھا. کیک لوگ کاٹتے تھے عید پہ کاٹتے تھے یا سالگرہ پہ کاٹتے تھے. اب کچھ بھائی بہن اللہ کے نبی کی محبت میں کیک بھی کاٹنے لگ گئے, حالانکہ 5 سال پہلے تک یہ چیز ہمارے کلچر میں نہیں تھی. تو اس طرح کی چیزیں جو بعد میں محبت ہی کے نام پہ اور بڑی اچھی نیتوں کے ساتھ, کوئی برائی نہیں ہوتی, وہ جو کرتے تھے اس کو نوٹ کیجئے گا. اسی میں سے پہلی چیز اس وقت آپ کے میرے سامنے ہے. فرمایا کیسے؟ سو جس جانور پر اللہ کا نام لیا جائے اس میں سے کھاؤ اگر تم اس کے احکام پر ایمان رکھتے ہو. مکہ والے کیا شوشہ چھوڑتے تھے, دیکھو یہ مسلمان کتنے نا سمجھ ہیں. جس جانور کو اللہ مار دے مراد جائے کہ مردار, تو خود ہی مر جائے اللہ کے حکم سے, اس کو تو کھاتے نہیں, اور جس کو خود ذبح کر لیں اس کو کھاتے ہیں. آپ دیکھیں یہ ہے زخرف القولی غرورا. اور آج ایسی باتیں جب ہمیں بھی باہر کی دنیا سے ملتی ہیں ایک لمحے کے لیے تو سوچ میں پڑتے ہیں کہ بات تو سچ ہے. بس مسلمان بھی آج کے دور میں ایسی باتوں سے متاثر ہوتے ہیں جو ویسٹ کے اثر میں آئے ہوئے مسلمانوں ہی کے منہ سے آتی ہیں. تو سمجھ لیجئے کہ ایسی سب باتیں زخرف القول ہیں. اور آخر کیا وجہ ہے کہ تم ایسے جانوروں میں سے نہ کھاؤ جس پر اللہ کا نام لیا گیا ہو, حالانکہ اللہ تعالیٰ نے ان سب جانوروں کی تفصیل بتا دی ہے جن کو تم نے حرام کیا ہے, مگر وہ بھی جب تمہیں سخت ضرورت پڑ جائے تو حلال ہے. اور یہ یقینی بات ہے کہ بہت سے لوگ اپنے خیالات پر بلا کسی سند کے گمراہ کرتے ہیں. اس میں کوئی شبہ نہیں کہ اللہ تعالیٰ حد سے نکل جانے والوں کو خوب جانتا ہے. تو کرو کیا, اب یہ سارا کچھ سننے اور پڑھنے کے بعد اپنے لیے عمل کے نقطے لے لو, اور تم ظاہری گناہوں کو بھی چھوڑ دو اور باطنی گناہ کو بھی چھوڑ دو. دعا کیجیے اللہ ہمارے لیے اس کو آسان کر دے. بلا شبہ جو لوگ گناہ کر رہے ہیں ان کو ان کے کیے کے عنقریب سزا ملے گی. اور ایسے جانوروں میں سے مت کھاؤ جن پر اللہ کا نام نہ لیا گیا ہو, اور یہ کام نہ فرمانی کا ہے. اور یقیناً شیاطین اپنے دوستوں کے دل میں ڈالتے ہیں تاکہ یہ تم سے جھگڑا کریں یعنی جدال. اور اگر تم ان لوگوں کی اطاعت کرنے لگو تو یقیناً تم مشرک ہو جاؤ گے. چند سیکنڈ کے لیے سوچئے, اللہ تعالیٰ کا یہ فیصلہ کیا ہے؟ اکثریت کی پیروی کرنے والا شرک تک پہنچ جاتا ہے. تو پھر کہیے کہ میجورٹی از ناٹ اتھارٹی. یہ بھی شیطان کا ایک بہت بڑا زخرف ہے. دیکھو نا سب کر رہے ہیں, اب یہ سارے کوئی غلط ہیں؟ اچھا اتنے لوگ ہیں, وہ دیکھیں وہ داڑھی والا, یعنی ایسی باتیں کرتے ہیں کہ ایک لمحے کے لیے بندے کے اندر ڈاؤٹ آنے لگتا ہے کہ پھر میں ہی غلط ہوں. تو اللہ تعالیٰ کہتے ہیں کہ تم ان کی ان خوبصورت باتوں میں نہ آنا. تو 111 سے 121 میں جو آیات دیکھی اس کے ذرا سی چیزوں کو دہرا لیجئے, ٹاپکس کو. شیاطین خوش نما باتیں دھوکہ دینے کے لیے کرتے ہیں, صرف اللہ کی باتیں عادلانہ ہیں, اکثریت کی پیروی گمراہ کر دیتی ہے, اور اللہ تعالیٰ کی حرام کردہ چیزوں کو حلال نہ بنائیے. اس لیے کہ حلال حرام ہمارے دین کا ایک بہت بنیادی عنصر ہے. صحیح مسلم کی روایت ہے, اللہ تعالیٰ فرماتے ہیں یعنی حدیث قدسی, میں نے اپنے تمام بندوں کو یکسو پیدا کیا, پھر ان کے پاس شیاطین آئے اور انہیں دین سے پھیر دیا. جو چیزیں میں نے ان کے لیے حلال کی تھی انہیں حرام ٹھہرا دیا, نیز انہیں میرے ساتھ شرک کرنے کا حکم دیا جس کی میں نے کوئی دلیل نازل نہیں کی. تو کیا پتہ چلا کہ پیئر پریشر میں آ کر لوگ اس طرح کے کام کر جاتے ہیں کہ اللہ تعالیٰ کا دیا ہوا دین ایک بوجھ بن جاتا ہے, ایک رکاوٹ بن جاتا ہے, اور معاشرے کے نارمز جو ہیں وہ بندے کو پیارے لگتے ہیں. کریں کیا؟ آیت 121 کے اوپر عمل کیا ہوگا؟ پہلی بات ہے کہ یہ سمجھ لیجئے کہ شیطان کی انسان دشمنی کی کوئی حد بندی نہیں, یعنی شیطان اینڈ لیس ایفرٹس کرتا ہے. ایک بندہ ذرا سا اس کے ہاتھ میں آ جائے تو اس کو پھر اور مزید پکڑتا ہے. اسی طرح شیطان لوگوں کے کھانے پینے میں شامل ہو جاتا ہے, حتیٰ کہ ہم بستری میں بھی اس کی شراکت آ جاتی ہے اگر دعا نہ پڑی جائے. اسی طرح اگر گھر میں اللہ کا ذکر نہ کیا جائے تو شیطان گھر میں بھی شریک بن جاتا ہے. شیطان گناہ کا نام بدل کر بھی پیش کرتا ہے, انسان کو رضا الہی کے لیے خرچ کرنے سے بھی روکتا ہے, اور ان کے دل میں وسوسہ ڈالتا ہے کہ دیکھو خرچ کرنے پر تم کنگال ہو جاؤ گے. अब इतना बुरा दुश्मन, उसके इतने बुरे इरादे, हम तो डर गए। तो अल्लाह ताला कहते हैं आओ फिर तुम्हें उसका इलाज बताया जाए। अब अमन का न मई तन फाहय ना हो व जाल ना लहू नूर यमशी बिही फिन्नास। ऐसा शख्स जो पहले मुर्दा था, फिर हमने इसको जिंदा कर दिया और हमने इसको एक ऐसा नूर दे दिया कि वो इसको लिए हुए आदमियों में चलता फिरता है। क्या ऐसा शख्स उस शख्स की तरह हो सकता है जो तारीकियों से निकल ही नहीं पाता? इस तरह काफिरों को इनके आमाल खुशनुमा मालूम हुआ करते हैं, और इसी तरह हमने हर बस्ती में वहां के रईसों ही को, यानी इन्फ्लुएंशियल इन लीड्स, बड़े खाते पीते लोगों को ही, हमने हर बस्ती में वहां के रईसों ही को जरायम का मुर्तकिब बनाया, ताकि वो लोग वहां फरेब करें, और वो लोग अपने ही साथ फरेब कर रहे हैं और इनको जरा खबर नहीं है। अवमन का नमई तन, ये किस मुर्दगी की बात है? तो याद रखिए, यहां मुर्दा से मुराद जिस्मानी मुर्दा नहीं है, इससे मुराद वो शख्स जिसका दिल मुर्दा हो चुका। और दिल कब मुर्दा होता है? जब रूह मुर्दा हो जाती है। और रूह कब मुर्दा होती है? जब दिल में रहने वाली रूह को गजा न मिले। और उसकी गजा क्या है? कुरान, नूरे हिदायत खत्म हो जाए। कभी कभी आपका एक लफ्ज दूसरे के दिल की गजा बन जाता है, इसलिए लोगों को हमेशा अच्छी बात कहते रहें। तो यहां असल में उस शख्स का तذکرہ है कि जिसकी जिंदगी में ये किताब, जिसके अंदर वाकई जिंदगी है, ये खुलती है, तो वो जो मुर्दा रूह थी, जो डिप्रेशन में गिरी पड़ी औरत थी, और वो जो परेशान थी और एंजाइटी का शिकार थी, वो बिल्कुल एक नए रूप में बाहर आती है। तो इस किताब के जरिए मुर्दों का इलाज कीजिए। कौन से मुर्दों का? जिनकी रूहें मर चुकी, जिनके दिल मर चुके। आपकी छोटी सी कोशिश आपके बहुत सारे प्यारों को डिप्रेशन से निकाल सकती हैं, दुखों से निकाल सकती हैं। और फिर याद रखिए, जिस बंदे के हाथ में ये किताब आती है, वो नूर यमशी बिही फिन्नास, एक टमटमाता हुआ छोटा सा जुगनू बन जाता है। ऐसा बंदा लोगों में एक जलते हुए चिराग की मानित होता है, इल्म लेता भी और देता भी है। और हकीकत है कि पिच डार्क नाइट में एक छोटा सा जुगनू ही चमकता है, छोटा सा चिराग भी नुमाया होता है। आज के दौर में अगर बहुत सारे लोग ये काम नहीं भी कर रहे, तो आपको मुझे एक छोटा सा जुगनू तो बनना है। यही तो अल्लामा इकबाल कह गए कि हर जगह मेरे चमकने से उजाला हो जाए। ये अंधेरों को दूर करने का दौर है। आप देखिए कि लोड शेडिंग होती है, तो कोई ना कोई उसका इंतजाम किया होगा ना घर में। कैंडल लाइट रखते हैं, सर्च लाइट है, फ्लैश लाइट है, यूपीएस है। क्या आपने मैंने इस माशरे के अंधेरों पर सिर्फ तबसरे करने हैं, सिर्फ रोना धोना है? नहीं, एक चिराग बनाइए। एक स्लोगन जो हम नूरुल कुरान के प्लेटफॉर्म के साथ लेते हैं, वो क्या? एनलाइटन द हार्ट्स विद द नूर ऑफ अल कुरान। अब ये नूर आज इल्म की रोशनी में है, कल दुखी तकलीफ दे लोगों के लिए कुछ ना कुछ करने की सूरत में। यानी ऐसा इंसान मुआशरे की भूख को ख़त्म करता है, उसकी धूप को ख़त्म करता है। और हकीकत यह है कि जो इस कुरान को पकड़ लेता है, फिर वो सिर्फ पढ़ने पढ़ाने ही के काम तक नहीं रुक जाता। फिर हकीकत है कि वो दुनिया के अंदर हर गम दुख तकलीफ का इलाज बनाता है। तो अल्लाह ताला कहते हैं कि इस कुरान को सर्च लाइट बनाओ, फिर इसको पकड़ो और अपने मुर्दा दिल और रूह को जिंदा करो, और होते होते इसको दूसरों तक पहुंचा दो। आप देखिए कि मुआशरों में जब कभी कोई भी तकलीफ का वक्त आता है, तो मोमिन इस किताब को पढ़ने के बाद बेहिस होके नहीं बैठता। अल्हम्दुलिल्लाह, मेरा हले कल ही एक प्रोजेक्ट अनाउंस हुआ है, रमजान राशन फंड, जो नूरुल कुरान के प्लेटफॉर्म पे है। मकसद वही है जो बहुत वाजे है कि कोरोना वायरस के विक्टम्स और लॉकडाउन की वजह से जो डे टू डे काम करने वाले लोगों की जिंदगी में एक जमूद आ गया है, उन तक आपके मेरे सदकात और खैरात पहुंचाई जाए। हर साल प्रोजेक्ट्स बहुत से आते हैं और अल्हम्दुलिल्लाह अल्लाह के हुक्म से वहीं लगते हैं। उसकी मिसाल हमारा इस वक्त ऑन गोइंग प्रोजेक्ट जो है जोहराबाद का, वो चल रहा है और अल्हम्दुलिल्लाह इट्स ग्रोइंग। पहले खरीदने के मरहले हैं, तो अब उसके अंदर वुसत और उसके बाद उसी की तामीर की चीज़ें होंगी, ये तो चलता जाएगा। लेकिन इस साल नीड ऑफ द आवर क्या था कि उन दुखी और भूखे लोगों तक खाना पहुंचाया जाए। तो अल्हम्दुलिल्लाह, आप में से जिसको भी इस चीज़ में कुछ इन्फॉर्मेशन चाहिए हो, तो आप बाद में, अभी कोई ना खोले, लेकिन बाद में इंशाल्लाह आपको कुछ लिंक्स दे दिए जाएंगे और आप वेबसाइट से देखें। लेकिन जो सारी बात है, उसको फ़र्क महसूस कीजिए। एक मोमिन और एक काफिर का फ़र्क क्या है? मोमिन जिंदा होता है, कुफर करने वाला मरना है। मोमिन की जिंदगी शऊर वाली जिंदगी होती है, इसके बरक्स दूसरे की गफलत वाली जिंदगी होती है। कुरान नूरे हिदायत की पैरवी करने वाला होता है मोमिन, जबकि منکر کتاب سے دور ہوتا ہے، اس کو کتاب ہی نہیں بس اچھی لگتی، وہ کہتا ہے نہیں اس کو پڑھنے کے بعد پابندیاں بہت لگ جاتی ہیں. اسی طرح مومن ایمان اور عمل صالح سے ظاہر باطن اس کا روشن ہوتا ہے، جبکہ کافر کے اندر جہالت اور گمراہی اور کفر کے اندھیرے بھر جاتے ہیں. اسی طرح مومن دوسروں کی ہدایت کا ذریعہ بن کر روشنی پھیلانے والا بنتا ہے، جبکہ کافر خود بھی گمراہ اور دوسروں کو بھی گمراہ کرنے والا ہوتا ہے. نتیجہ دونوں کا فرق ہے، دنیا اور آخرت کی کامیابی اور جنت مومن کا نصیب ہے، جبکہ دوسری طرف نتیجہ ہلاکت و بربادی اور جہنم ہے. دعا کیجیے اس دنیا سے ایمان کی حالت میں جائیں، اور ایمان کو بڑھانے کی اور غذا دینے کی چیز سے کتاب ہے، یہ ہاتھ سے نہ چھٹنے پائے تو انشاءاللہ جو پچھلی زندگی کی کمی بیشی تھی وہ بھی اللہ تعالیٰ کی رحمت سے دور ہو جائے گی. پھر آگے اللہ سبحانہ تعالیٰ نے ایسے لوگوں کی بات کی کہ جو اپنے رنگ میں رنگے ہوئے تھے، اور اتنے میں پھر اللہ کی کتاب آ جاتی ہے تو ان کا رسپانس کیا ہوتا ہے. وَإِذَا جَاءَتْهُمْ آيَةٌ قَالُوا لَن نُؤْمِن، اور جب ان کو کوئی آیت پہنچتی ہے تو یہ کہتے ہیں کہ ہم ہرگز ایمان نہ لائیں گے جب تک کہ ہم کو بھی ایسی ہی چیز نہ دی جائے جو اللہ کے رسولوں کو دی جاتی ہے. اس موقع کو تو اللہ تعالیٰ ہی خوب جانتا ہے کہ کہاں وہ اپنی پیغمبری رکھے. ان قریب تم لوگوں کو جنہوں نے جرم کیا اللہ کے پاس پہنچ کر ذلت پہنچے گی، اور ان کی شرارتوں کے مقابلے میں سزائے سخت، وارننگ، غصہ اللہ کا دکھ رہا ہے اس کے اندر. فَمَن يُرِدِ اللَّهُ أَن يَهْدِيَهُ يَشْرَحْ صَدْرَهُ لِلْإِسْلَامِ، تو جس شخص کو اللہ تعالیٰ راستے پر ڈالنا چاہے اس کے سینے کو اسلام کے لیے کشادہ کر دیتا ہے، جس کو بے راہ رکھنا چاہے اس کے سینے کو بہت تنگ اور گھٹا ہوا کر دیتا ہے، جیسے کوئی آسمان پر چڑھتا ہے. اسی طرح اللہ تعالیٰ ایمان نہ لانے والوں پر ناپاکی مسلط کر دیتا ہے، اور یہی تیرے رب کا سیدھا راستہ ہے. ہم نے نصیحت حاصل کرنے والوں کے واسطے ان آیتوں کو صاف صاف بیان کر دیا ہے. کیا انجام ایسے لوگوں کا؟ ان لوگوں کے واسطے ان کے رب کے پاس سلامتی کا گھر ہے، اور اللہ تعالیٰ ان سے محبت رکھتا ہے ان کے اعمال کی وجہ سے. اور جس روز اللہ تعالیٰ تمام مخلوق کو جمع کرے گا، کہے گا اے جماعت جنات، تم نے انسانوں میں سے بہت سے اپنا لیے. جو انسان ان کے ساتھ تعلق رکھنے والے تھے وہ کہیں گے کہ ہمارے پروردگار، ہم میں سے ایک نے دوسرے سے فائدہ حاصل کیا تھا، اور ہم اپنی اس معین میعاد تک آ پہنچے جو تو نے ہمارے لیے معین فرمائی تھی. اللہ تعالیٰ فرمائے گا کہ تم سب کا ٹھکانہ دوزخ ہے، جس میں ہمیشہ رہو گے. ہاں اگر اللہ ہی کو منظور ہو تو دوسری بات ہے، بے شک آپ کا رب بڑی حکمت والا، بڑے علم والا ہے. اور اسی طرح ہم بعض کفار کو بعض کے قریب رکھیں گے ان کے اعمال کے سبب، یعنی لائک مائنڈیڈ پیپل لیو ٹوگیدر. اے جنات اور انسانوں کی جماعت، کیا تمہارے پاس تم میں سے ہی پیغمبر نہ آئے تھے جو تم سے میرے احکام بیان کرتے اور تم کو اس آج کے دن کی خبر دیتے؟ سوچی اس وقت کیا ہاتھوں کے طوطے نہ اڑ جائیں گے. وہ سب عرض کریں گے کہ ہم اپنے اوپر اقرار کرتے ہیں، اور ان کو دنیاوی زندگی نے بھول میں ڈالے رکھا، اور یہ لوگ اقرار کرنے والے ہوں گے کہ وہ کافر تھے. یہ اس وجہ سے ہے کہ آپ کا رب کسی بستی والوں کو کفر کے سبب ایسی حالت میں ہلاک نہیں کرتا کہ اس بستی کے رہنے والے بے خبر ہوں. بے خبری میں نہیں پکڑتا اللہ تعالیٰ، علم دے کر، نعمت دے کر سوال جواب کرتا ہے، اور ہر ایک کے لیے ان کے اعمال کے سبب درجے ملیں گے. اور آپ کا رب ان کے اعمال سے بے خبر نہیں، اور آپ کا رب بالکل غنی ہے، رحمت والا ہے. اگر وہ چاہے تو تم سب کو اٹھا لے، اور تمہارے بعد جس کو چاہے تمہاری جگہ آباد کر دے، جیسا کہ تم کو ایک دوسری قوم کی نسل سے پیدا کیا. یعنی کتنا ڈائریکٹ انداز ہے کہ اپنے آوارے میں کسی خوش فہمی کا شکار نہ رہنا، تم اللہ کی ضرورت یا اس کی مجبوری نہیں ہو. جس چیز کا تم سے وعدہ کیا جاتا ہے وہ بے شک آنے والی ہے، اور تم عاجز نہیں کر سکتے. کس کو؟ اللہ کو. آپ یہ فرما دیجئے کہ اے میری قوم، تم اپنی حالت پر عمل کرتے رہو، میں بھی عمل کر رہا ہوں، بس جلد ہی تم کو معلوم ہوا جاتا ہے کہ اس عالم کا انجام کار کس کے لیے نفع مند ہوگا. یہ یقینی بات ہے کہ حق تلفی کرنے والوں کو کبھی فلاح نہ ہوگی. اور اللہ تعالیٰ نے جو کھیتی اور مویشی پیدا کیے ہیں، ان لوگوں نے ان میں سے کچھ حصہ اللہ کا مقرر کیا، اور خود کہتے ہیں کہ یہ تو اللہ کا ہے اور یہ ہمارے معبودوں کا ہے. دیکھیے پک اینڈ چوز. پھر جو چیز ان کے معبودوں کی ہوتی ہے وہ تو اللہ کی طرف نہیں پہنچتی، اور جو چیز اللہ کی ہوتی ہے وہ ان کے معبودوں کی طرف پہنچ جاتی ہے. کیا برا فیصلہ جو وہ کرتے ہیں. اور اسی طرح بہت سے مشرکین کے خیال میں ان کے معبودوں نے ان کی اولاد کے قتل کرنے کو پسندیدہ بنا رکھا ہے، تاکہ وہ ان کو برباد کریں اور تاکہ ان کے دین کو ان پر مشتبہ کر دیں. ڈاؤٹ فل. اور اگر اللہ کو منظور ہوتا تو یہ ایسا کام نہ کرتے، تو آپ نے ان کو اور جو کچھ یہ غلط باتیں بنا رہے ہیں یوں ہی رہنے دینا ہے. اور وہ اپنے خیال پر یہ بھی کہتے ہیں کہ یہ مویشی ہیں اور کھیت ہیں جن کا استعمال ہر شخص کو جائز نہیں، ان کو کوئی نہیں کھا سکتا سوائے ان کے جن کو ہم چاہیں، اور مویشی ہیں جن پر سواری یا بار برداری حرام کر دی گئی، اور مویشی ہیں جن پر یہ لوگ اللہ تعالیٰ کا نام نہیں لیتے محض اللہ پر جھوٹ یعنی بہتان باندھنے کے طور پہ. ابھی اللہ تعالیٰ ان کو ان کے افتراء کی سزا دیے دیتا ہے. آرام سے دیکھیں تو یہ سب بدعتیں اس دور میں عام تھی. ایک اور چیز تھی، ان سب پہ ہم اکٹھا آگے جا کے بات کریں گے انشاءاللہ. اور وہ کہتے ہیں کہ جو چیز ان مویشیوں کے پیٹ میں ہے وہ خالص ہمارے مردوں کے لیے ہے، یعنی بچہ پیٹ میں ہے، اور ہماری عورتوں پر حرام ہے، اور اگر وہ مردہ ہے تو اس میں سب برابر ہے. دیکھیے گا ذرا، ہے نا جینڈر ڈسکریمینیشن. ابھی اللہ ان کو ان کی غلط بیانی کی سزا دیے دیتا ہے، بلا شبہ وہ حکمت والا اور بڑے علم والا ہے. واقعی خرابی میں پڑ گئے وہ لوگ جنہوں نے اپنی اولاد کو محض براہ حماقت بلا کسی سند کے قتل کر ڈالا، اور جو چیزیں ان کو اللہ نے ان کے کھانے پینے کے لیے دی تھیں ان کو حرام کر لیا محض اللہ پر جھوٹ باندھنے کے طور پہ. یعنی حلال کو حرام بنانا اور حرام کو حلال بنانا، یہ اللہ پہ جھوٹ باندھنا ہے. آپ کی ذات پہ کوئی جھوٹی بات کر دے تو آپ کو کیسا لگے؟ کسی ملک کے کسی قانون کو اپنے ہاتھ میں لے کر خود ساختہ باتیں معروف کو کرے تو لوگوں کو کیسا لگے؟ کسی ادارے کسی انسٹیٹیوٹ کی طرف سے من مانی چیزیں کو پیش کر دے تو آپ کو کیسا لگے؟ تو وہ لوگ جو بدعت کا شکار ہوتے ہیں اللہ کو ان پہ اتنا ہی غضب آتا ہے جتنا اس وقت آ رہا ہے. بے شک یہ لوگ گمراہی میں پڑ گئے اور کبھی راہ راست پر چلنے والے نہیں ہوئے. تو کیا پتہ چلا کہ یہ وہ لوگ ہیں کہ جنہوں نے حقیقت میں اللہ تعالیٰ کی قدر نہیں کی. اور یاد رکھیے گا کہ جب تک اللہ تعالیٰ کا حق ادا نہ کریں تب تک بات نہیں بنتی. ساری بات کو تھوڑا سا سمجھنے کی کوشش کرتے ہیں. شرح صدر کی بات سے بات شروع ہوئی. آپ دیکھیے کہ سینے کا کھلنا کیا ہوتا ہے، کہ انسان حقیقت میں اللہ تعالیٰ کی طرف نظریں لگاتا ہے. پیچھے بات تھی مردہ دلوں کی، کہ جس کے دل میں قرآن نہیں اللہ کی بات نہیں وہ دل مردہ ہے. سب سے اندھیری چیز دنیا میں اگر کوئی ہے تو وہ ایک منکر کا دل ہے، جہاں پچ ڈاک اندھیرا ہوتا ہے. اس کے برعکس اللہ تعالیٰ کچھ لوگوں کے سینے کو کھول دیتا ہے، ان کے لیے کام کرنا آسان ہو جاتا ہے. اور اللہ تعالیٰ نے ایسے لوگوں کے لیے ہدایت کو چن لیا. یاد رکھیے کہ ہدایت کو اللہ نے کسی ملک یا جگہ سے نہیں جوڑ دیا کہ آپ مکہ میں پہنچ گئے تو آپ ہدایت والے ہیں، اور آپ ماشاءاللہ کسی بڑے ایڈوانس کنٹری میں چلے گئے تو اب ہدایت نہیں ہوتی. ہدایت کس کو ملتی ہے؟ ہمارے ارادوں کے ساتھ بندھی ہوئی ہے. ارادے کا نام ہے ہدایت. لکھیے، قرآن پڑھ کر ہدایت نہیں ملتی، قرآن پڑھا کر بھی نہیں ملتی، قرآن کے ساتھ دن رات گزار کر بھی ہدایت نہیں ملتی. علم ملنا اور چیز ہے، ہدایت ملنا اور چیز ہے. ہدایت کو سمجھ لیجیے عمل کی توفیق، کیونکہ شیطان کے قدموں سے ہٹنا ہے نا تو پھر ہدایت تو مانگنی پڑے گی. تو اللہ نے ارادوں کے ساتھ ہدایت کو بندی ہوئی ہے. جتنا ارادہ کریں گے کسی کام کو کرنے کا اللہ اتنی توفیق دے گا، جتنا کسی برائی کو چھوڑنے کا ارادہ کریں گے اللہ تعالیٰ آپ کو اتنی توفیق دے گا. اب ایسا شخص اپنی خواہشات کو کافی حد تک باندھ لیتا ہے، کیونکہ شرح صدر جب ہو جاتا ہے نا تو پھر اپنے گناہ بڑے چھپتے ہیں. پھر ہارٹ پیشنٹ کیا سانس گھٹتا محسوس کرے گا سیڑھیاں چڑھتا ہوا، اور وہ بندہ جو واقعی دل کا تنگ کر دیا جاتا ہے، دیقن ہرجن کنما یسادو فسما، کنٹوں کی طرح اس کے دل میں ہدایت چپتی ہے، تو ایسا شخص پھر اس سے دور ہونے لگتا ہے. جیسے بلندی پہ جائیں تو آکسیجن کم ہوتی ہے نا، اسی طرح جس کے دل میں ایمان کی کمی ہوتی ہے نا نیکی کے موقع پہ اس کا بھی دل تنگ ہوتا ہے، اس کا سانس پھولتا ہے. آپ ان آیتوں کو پڑھیں تو آپ کو ایسے پہاڑ پہ چڑھتا ہوا کوئی شخص دکھے گا. اللہ نے کہہ دیا صراط ربک مستقیما، اور راستہ سیدھا کس طرح ہوگا؟ جو کتاب پر چلے گا، یعنی کتاب اللہ اور رجال اللہ. ہدایت کے دو لازمی عنصر ہیں. اور یاد رکھیے، جتنا بھی سن سنا لیں توفیق کب ملے گی؟ جب آپ چاہیں گے. کسی نے بڑی خوبصورت بات کہی کہ ہدایت کے دروازے کا ہینڈل دل کے اندر کی طرف ہے، اندر سے کھلے گا. باہر والا آپ کو ہدایت دینا چاہے چپکانا بھی چاہے تو بھی آپ نہیں لیں گے. تو اس زندگی میں آپ کو مجھے یہ کرنا ہے کہ آج شرح صدر کی دعائیں کرتے جائیں. بہت سارے لوگوں کی ناراضگی کے ڈر سے ہدایت کو پیچھے کر دیتے ہیں، اور انشاءاللہ جب چلتے ہی جائیں گے تو اللہ کی رحمت سے ہم سب کے پاس اللہ تعالیٰ کی ہدایت ضرور آئے گی. اللہ نے مجھے آپ کو ہدایت دینے کا ارادہ کیا ہے. अब इसमें हमने जो चीज़ें पढ़ी शरह सदर की और इन सारी चीज़ों की, तो इसके बाद दिल में ख्वाहिश आती है कि अल्लाह हमारा भी सीना खोल दे, मेरा तो यही दिल चाह रहा है। तो इसके लिए चंद चीज़ें नोट कीजिए, किसका सीना खुलता है, शरह सदर कैसे होता है। सबसे पहली बात तौहीद को अपना लीजिए, जितना अल्लाह को एक मानते जाएंगे दिल खुलता जाएगा, फिर ईमान के नूर से सीना खुलता है, ईमान को बढ़ाइए। वमै यूमिन बिल्लाहि यहदि कल्बा, फिर इल्म हासिल करने से सीना खुलता है, इल्म सीखते जाइए, एक दिन वुसअत कल्बी आएगी, और जहालत सीने को तंग कर देती है, तो इल्म को बढ़ाते हुए जहालत को घटाते जाइए। और इल्म भी कौन सा जो इल्म नाफे होगा, इधर उधर की बातों का नाम इल्म नहीं होता। फिर इसी तरह अल्लाह ताला की तरफ रुजू करने और इससे मोहब्बत करने से सीना खुलता है, इनाबत इल्लाह सुभान ताला की तरफ चलिए, फिर सीना खुलेगा और फिर आप फोकस्ड हो जाएंगे, और जितनी ज्यादा अल्लाह से मोहब्बत होगी ना उतना ही दिल खुलेगा। इसके बरक्स एक सवाल लिखिए कि सीना घुटता किसका है, अल्लाह से रूगरदानी करने वाला, अल्लाह की किताब से मुंह फेरने वाला, इसका सीना बंद हो जाता है। गैर अल्लाह के साथ दिल को वाबस्ता करने वाले का सीना घुट जाता है, जिक्र से गाफिल होने वाले का, और माँ सिवास अल्लाह के मोहब्बत से दिल घटता है और घुटता है। और जिंदगी इतनी तंग होती है कि आगे हम पढ़ेंगे इंशाल्लाह सूरह ताहा 124 से 126 तक, कि जिसमें मन आरादन जिक्री फाइन लहू मई शतन दन का। पीछे देखिए अंधेरे की बात थी, अब तंगियों की बात है, क्या आपको मुशरिक पर रहम नहीं आ रहा। फिर इसी तरह नबी सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा से सीना खुलता है, अल्लाह के नबी के नक्शे कदम पे पांव रखिए, शैतान के नक्शे कदम खुद ही दूसरी तरफ चल पड़ेंगे। फिर इसी तरह अपने अंदर जुरत पैदा कीजिए, शुजात, खुला दिल, बहादुर, बड़े बड़े काम अपने ऊपर लीजिए, खुले दिल से कीजिए, सुस्त मारे और डरे सहमे लोग कभी कुछ नहीं करते। बुज़दिल का सीना बहुत तंग होता है, बल्कि बंद ही हो जाता है, वो कहता नहीं, वो बैठा रहता है, वक्त गुजर जाता है, बाद में हाथ मिलेगा। फिर इसी तरह अल्लाह की मखलूक से एहसान करिए, इससे आपका सीना खुलेगा। और इसका बरक्स बखील का सीना तंग है, माल सेंध सेंध के रखता रहा, फजमा माल आवाद ददा की कैफियत वाला, और इस बुखल को अपनी जिंदगी से निकालना है ताकि इसकी जगह हमारा दिल खाली हो। आप देखिए ना, घर में पहली चीजें भरी हो तो और कहाँ रखेंगे। तो जब दिल में इधर उधर की चीजें हैं तो अल्लाह की मोहब्बत तो नहीं आएगी। फिर इसी तरह दिल को खराब करने वाली बुरी सिफात से दिल तंग होता है, उससे अपने दिल को निकालिए। हसद, बुगज, तकब्बुर यानी नेगेटिविटी निकाल दीजिए, मजमूम सिफात आपको खुद जला देंगी, खुद भी चलेंगी, ऐसे दिल में कभी सलामती नहीं होगी। और फिर सबसे बड़ी बात, जुबान की इसलाह से दिल की इसलाह होती है। आपका मेरा सीना क्यों नहीं हर साल इतना कुछ सुन के खुल रहा, कितनी दफा और सुनूंगी, अब बार बार सुनूं, एक ही बंदे से सुनूं, क्यों नहीं सुना जाता, इसलिए कि अभी अमल नहीं हो रहा। और याद रखिए कि दिल की इसलाह के लिए पांच चीजें नोट कीजिएगा। नंबर एक, गौर व फिक्र के साथ कुरान पाक की तिलावत कीजिए, पेट को थोड़ा सा खाली भी रखिए, रात का क्याम और सहरी के वक्त अल्लाह के आगे गिड़गड़ाना, नेक लोगों की मजलिस को इख्तियार करना और हलाल खाना, इससे इंशाल्लाह दिल की इसलाह होगी। चले, दिल को बिगाड़ने वाली कुछ चीजें भी नोट कीजिए, लोगों से बहुत ज्यादा घुल मिल कर रहना, सोशलाइजिंग आज के हालात में तो रुकी हुई है। फिर ख्वाहिश परस्ती, अल्लाह के गैर से दिली ताल्लुक रखना, ज्यादा खाना, ज्यादा सोना। आप कहते हैं कि हम क्यों शरह सदर लें, फायदा क्या होगा, आपसे बहुत सारे अल्लाह काम लेगा, छोटी सी जिंदगी में बरकत पड़ जाएगी, आपके अच्छे अच्छे इरादों पे दूसरे लोग भड़कर काम करेंगे, उनको भी नेकी का मौका मिलेगा। और फिर सबसे बड़ी बात है कि मुआशरे में से अंधेरे जाएंगे, खैर और शर की पहचान होगी, और दावत दीन के लिए शरह सदर की जरूरत है। क्यों, मूसा ने कहा था, रब्बि शराह ली सदरी व यस्सिर ली अमरी व अहलुल उक़दतम मिन लिसानी यफ़क़हू क़ौली। और याद रखिए कि इंसान के दिल की हालत के मुताबिक कब्र में उसके साथ मामला होगा। बंदे का कब्र में खुशी और अजाब और कैद होने और आजाद होने में वही हाल होगा जो सीने में दिल का होगा, इमाम इब्ने कय्यिम का ये कौल है। तो आप चाहते हैं कब्र तंग हो, घुटन हो, नहीं, हम तो चाहते हमारी कब्रें कुशादा हों, तो सीने को कुशादा कीजिए, उठिए, एक नया जज्बा लीजिए, जस्ट आई कैन डू इट। और मोमिन की कब्र उतनी वसी होगी जितना सीना दुनिया में खुला होगा नेकियां करने के लिए, और क्यामत के दिन भी फिर ऐसे ही दिल खुले होंगे। यौम ला यन्फ़ौ मालुम वला बनून इल्ला मन अतल्लाह बिकल्बिन सलीम। तो इस दुआ के साथ आगे चलती हूँ कि अल्लाह आज हम सबके सीने खोल दे, हम सबको नेकियां करने का शौक लगा दे, और जो दिल में नेगेटिविटी, गंदगी, खराबी आती जाती है उसको निकाल के फेंक दे। और अल्लाहुम्मा जल फी कल्बी नूरा, अल्लाह हमारे दिलों में नूर भर दे, हमारे दिलों से मैल कुचैल निकाल दे। अल्लाहुम्मा अहदी कल्बी वसद्दित लिसानी वस्तुल सखीमत कल्बी, अल्लाह दिल को हिदायत दे, जुबान को सीधा कर दे, और मेरे दिल की सख्ती को दूर कर दे, और अल्लाह दिल को पाक कर दे जैसे तू پاک کرتا ہے گندے کپڑے کو. اللہم اغسل قلبی بماء والثلج والبرد ونقی قلبی من الخطایا کما نقیت الثوب الابیض. بخاری کی روایت ہے, اے اللہ میرے دل کو برف اور اولے کے پانی سے دھو ڈال اور میرے دل کو خطاؤں سے صاف کر دے, جیسا کہ سفید کپڑے کو میل سے صاف کرتا ہے, اور میرے اور میری خطاؤں کے درمیان اتنی دوری کر دے جتنی دوری تو نے مشرق اور مغرب میں رکھی. اللہ تعالیٰ ہمارے سینوں کو کھول دے. بخاری کی روایت اگر آپ دیکھنا چاہیں تو 6368 ہے. دعا بڑی پیاری ہے, اگر آپ اس سے فائدہ اٹھا سکیں تو اللہ تعالیٰ سے اس دعا کے ساتھ ہم آگے چلتے ہیں کہ اللہ ہمارے دل کو دل مردہ نہ بنانا, ہمیں اس اسلام پہ راضی کر دے. اور رضیت باللہ ربم و بالاسلام دینم و بمحمد نبی کا مصداق بنا دے. ہم اللہ کے اس دین پہ راضی ہوں اور جو اس نے ہمارے لیے رکھا ہے اس کو خوشی سے لیں, جو ذمہ داریاں دی ہیں اس کو اچھے طریقے سے کریں, خود بھی عبادت کریں, دوسروں کو رغبت دلائیں اور اللہ کے راستے میں چلتے چلتے دنیا سے چلے جائیں, ورنہ وہاں جا کر اگر قبر تنگ ہو گئی تو کیا ہوگا. اور آپ ہدایت واقعی سنجیدگی سے مانگنا چاہتے ہیں, اللہ آپ کو بھی دے گا مجھے بھی دے گا, اور اللہ تعالی ہمیں اچھے لوگوں کا ساتھ عطا فرمائے اور اس ساتھ کی پھر قدر بھی کرنے کی توفیق دے. اب ان ساری باتیں کہ جس میں ہم نے اپنے سینے کو کھولنے کی ممکن حد تک کوشش کی اور مشرکین کی بدعت اور ان کے اپنے من پسند طریقوں کو پیچھے کرنے کی بات کی, تو اب ذرا مزید اللہ تعالیٰ کی کچھ صفات اس کو سنتے ہیں. آیت نمبر 141 میں, اور وہی ہے جس نے باغات پیدا کی اور وہ بھی جو چھتریوں پر چڑھائے جاتے ہیں اور وہ بھی جو چھتریوں پر نہیں چڑھائے جاتے, اور کھجور کے درخت اور کھیتی جن میں کھانے کی چیزیں مختلف طور کی ہوتی ہیں, اور زیتون اور انار جو باہم ایک دوسرے کے مشابہ بھی ہوتے ہیں. دیکھیے پیچھے بھی گزرا یہاں پھر آ گیا, ایسے لگتا ہے کہ اللہ تعالیٰ بالکل آپ کو فارغ نہیں رکھنا چاہتے کہ ایون کچن میں افطاری بناتے ہوئے بھی آپ ان چیزوں کو یاد کرتے رہیں کہ آج تو پارے میں یہ پڑا تھا اور وہ پڑا تھا. اور ایک دوسرے کے مشابہ نہیں بھی ہوتے, ان کے پھلوں میں سے کھاؤ جب وہ نکل آئے, اور اس میں جو حق واجب ہے وہ اس کے کاٹنے کے دن دیا کرو اور حد سے مت گزرو, یقیناً وہ حد سے گزرنے والوں کو پسند نہیں کرتا. اور مویشیوں میں اونچے قد کے اور چھوٹے قد کے پیدا کیے, یعنی اونٹ بھی پیدا کیا اور بکری بھی پیدا کی, جو کچھ اللہ نے تم کو دیا ہے کھاؤ. اور ولا تتبعوا خطوات الشیطان, شیطان کے نقشے قدم پہ نہ چلو. ہائی لائٹ کیجیے گا, اس بارے میں یہی دعا بھی اور خواہش بھی ہے, اور خاص طور پہ آگے ہم سورت الاعراف میں اس کو ڈیٹیل سے دیکھیں گے کہ کیا کیا اس کے وار ہیں اور ہم کتنے بھولے بن کے اس کی ساری چیزوں کا شکار ہو جاتے ہیں. ولا تتبعوا خطوات الشیطان, شیطان کے قدم بقدم نہ چلو, بلا شبہ وہ تمہارا صریح دشمن ہے. یعنی ایک ہوتا ہے ڈھکا چھپا دشمن, وہ بھی خطرناک ہوتا ہے, لیکن جو کھول کر چیلنج کرے باہر نکلو تو پوچھ لوں گا تم سے, پھر آپ سوچئے کہ ایسے دشمن سے کیا آپ میں اور اپنی نسلوں کو اس سے غیر محتاط رکھیں گے. تو دعا یہ کیجئے کہ اللہ تعالیٰ ہمیں اس شیطان کی دشمنی کو دل سے قبول کرنے والا بنا دے. اور اس میں جو حق واجب ہے وہ اس کے کاٹنے کے دن دیا کرو. یعنی یہاں آپ دیکھیے کہ فصل کے کٹنے کی بات ہے, مشرقین کلچر میں بہت ساری ایسی رسومات تھیں, فصل کٹنے کے دن یہ دیوی ہے اور فلاں دن یہ ہے, تو انہیں ساری چیزوں کی بات ہے. اسی طرح آپ دیکھیے کہ مشرقین کے اندر یہ چیزیں موجود تھیں, مثلا اپنے بچے میں سے پہلا بچہ بال نامی بت کی گود میں ڈالتے, پھر اس کو جلا دیتے, کہتے ہم نے بھینٹ چڑھا دی. پہلی اولاد چونکہ ہم نے بال کو دے دیا تب اگلے بچے ٹھیک ہوں گے. تو نوٹ کیجئے گا کہ مشرق کلچر بہت رنگ رنگیلا ہوتا ہے, اٹریکٹیو ہوتا ہے. آج بھی ہمیں سنتیں اجنبی لگتی ہیں, بدعات بڑی معروف ہیں. تو عربوں نے یہ جو باتیں ہم اس وقت پڑھ رہے ہیں, اصل میں کیا کیا تھا کہ دین تو ابراہیم کا ہی لیا, اصل کاپی وہی تھی, اس میں اپنی مرضی کے کٹ اینڈ پیسٹ کیے, جس کو آپ کہیں گے کہ کریکشن سلپ بنا لیا اس دین کو, یہ چاہیے لے لو, جو نہیں چاہیے لے لو. اور جب کوئی منع کرے تو کہتے ہیں کیا حرج ہے, اس سے کیا فرق پڑتا ہے اور ہم اس سے کیوں پیچھے ہوں. تو آپ کو مجھے ان ساری چیزوں کو جب ہم سن رہے ہیں, یہ ساری چیزیں جب ہم سن رہے ہیں, اس کو سنتے وقت ساتھ ہی ساتھ یہ دعا بھی کرتے ہوئے سننا ہے کہ اے میرے مالک مجھے ایسی تمام چیزوں سے دور کرتے کہ جس پہ تیری اور تیرے نبی کی مہر نہ ہو. پھر فرمایا اس کے بعد آیت 143 میں بھی انشاءاللہ, لیکن اس سے پہلے تھوڑا سا ہم دیکھتے ہیں آیت 141 پہ, ان الشیطان للانسان عدو مبین, شیطان کیسے انسان کا کھلا دشمن ہے. تو اس کے چند سٹیپس دیکھیے گا. شیطان ایسا دشمن ہے جو تھکتا نہیں اور ہار بھی نہیں مانتا. ایفرٹس کیسی ہیں؟ مستقل. ذرا پوچھئے کیا میں بھی اس سے بچنے کے لیے اتنی کوششیں کرتی ہوں؟ شیطان کے ساتھ کسی قسم کی نرمی یا مروت کام نہیں آتی. شیطان نے تمام بنی نو آدم کو کسی بھی ذریعے سے گمراہ کرنے کی قسم اٹھا رکھی ہے. ابھی پڑھتے ہیں انشاءاللہ اس کی قسموں کو. اور اولاد آدم سے اس کی عداوت یعنی دشمنی شدید ترین اور بالکل واضح ہے. اور آدم اور حوا کے خلاف سازشیں کرنے لگا اور ان کو جنت سے نکلوا دیا. پھر اسی طرح آج کے دور کے ہمارے ان فتنوں میں سے شیطان اپنی دشمنی کیسے ظاہر کرتا ہے, تو اس کی کچھ پریکٹیکل چیزیں دیکھ لیجئے گا. مثلا حیا ایمان کی شاخ ہے. شیطان سب سے پہلے انسانوں میں سے حیا ختم کرتا ہے, یعنی مرد و زن دونوں سے پردہ داری اور عفت کو اتارتا ہے, یعنی مکس کر دو, سب کو مکس کلچر بنا دو, لوگوں کو حرام آوازوں سے گمراہ کرتا ہے, اسی طرح انہیں اللہ کی یاد سے غافل کر دیتا ہے. شیطان کا انتہائی مقصد کیا ہے کہ لوگوں کو اللہ کی رحمت سے دور کرے اور انہیں جہنم میں دھکیل دے. اور شیطان کے پیچھے چلنے والا شخص شدید قسم کی پریشانی اور گمراہی میں ہوگا. اللہ تعالیٰ نے تو فرما دیا کہ اِنَّهُ لَكُمْ عَدُوٌّ مُبِينٌ. کچھ لوگوں کو تو اس کا پہلے ہی یقین تھا الحمدللہ, کچھ کو ابھی اتنی بات سن کے آ گیا. اب چند چیزیں اور نوٹ کیجئے گا کہ شیطان کی انسان سے دشمنی کیسی. مثلا آپ دیکھیے کہ آدم علیہ السلام کی روح پھونکنے سے پہلے بھی ابلیس ان کا دشمن تھا, یعنی پہلے دن سے پیچ پڑ گیا دل میں حسد کا. ہر بچے کی پیدائش پر بھی شیطان رولاتا ہے. یہ جو بچہ روتا ہے وہ ٹھیک ہے, سائنٹیفیکل اس کی کوئی ریزن دکھتی ہے, لیکن اگر آپ اس کو اسپرچولی دیکھیں تو حدیث سے یہ بات پتہ چلتی ہے. پھر ساری زندگی انسان کو رب کا بننے نہیں دیتا. پوچھیے ذرا آج تک اپنی عمر لکھیے, 40, 50, 60, 70 جو بھی ہے, آج تک کیا پورے دل سے رب کی بن گئی, اس کی کتاب سیکھ لی, اس کے دین کو سرو کیا؟ پھر اسی طرح بسترے مرگ پر بھی خیر خواہ بن کر آ جاتا. ہر انسان کے ساتھ ایک شیطان ہے. شیطان انسان کی رگوں میں خون کی طرح دوڑتا ہے. ہر رات 3 گرہیں انسان کی گدی میں لگاتا ہے, ناک کے بانسوں میں رات بسر کرتا ہے. یہ سب احادیث سے ملتی ہیں باتیں. اور انسان کو برے خواب دکھاتا ہے, نائٹ میئرز. تو دیکھیے ایسا کمیٹڈ ہے کہ دن میں تو کام کرتا ہی ہے, راتوں میں بھی کام کرتا ہے. اللہ تعالیٰ ہمیں اس کے شر سے بچنے اور اپنی نسلوں کو بچانے کی توفیق عطا فرمائے. اب آگے پھر دیکھیے گا کچھ چیزیں جو اسی کلچر کی تنقید پہ آ رہی ہیں, اور آخر میں اب دیکھیے گا کہ ان سے نبے اونی بیل میں نے ان کن تم صادقین کی بات ہے. سمانیت ازواج ان, پیدا کیے 8 نر مادہ, یعنی بھیڑ میں 2 قسم اور بکری میں 2 قسم. آپ کہیے کہ اللہ نے ان دونوں نروں کو حرام کیا ہے, یا دونوں مادہ کو, یا اس کو جس کو دونوں مادہ پیٹ میں لیے ہوئے ہوں. تم مجھ کو کسی دلیل سے تو بتاؤ اگر سچے ہو. اس کو ہائی لائٹ کیجیے. یہ ہے ہمارے دین کا حسن, خوبصورتی. اور وہ کیا ہے کہ دلیل دکھاؤ. بغیر دلیل لفظ بدعت ہے. آپ کسی بدعت کی قرآن اور حدیث سے دلیل مانگیے تو وہ غصہ کر کے ناراض ہو جائیں گے, آپ فلاں اور آپ فلاں. اللہ تعالیٰ ہمیں دلیل والا دین دے دے, سچا کھرا دین. تھوڑا کر لیں پھر کیا, اللہ نے کوئی آپ سے مجھ سے تعداد تھوڑی پوچھنی ہے چیزوں کی. اور اونٹ میں 2 قسم اور گائے میں 2 قسم. آپ کہیے کہ اللہ تعالیٰ نے ان دونوں نروں کو حرام کیا, یا دونوں مادہ کو, یا اس کو جس کو دونوں مادہ پیٹ میں لیے ہوئے ہوں. کیا تم حاضر تھے جس وقت اللہ تعالیٰ نے تم کو اس کا حکم دیا؟ یعنی یہ من گھڑت فتوے لگاتے تھے اس وقت, یہ جانور یہ عورت نہ کھائے. آج مسلمانوں میں بھی ایسی چیزیں موجود ہیں. فلاں محفل میں مرد نہ آئے, بچہ چلا جائے, کہتے ہیں نہیں کنڈے نہیں بھر سکتے, یہ بچے کو پہلے اندر جا کے سلائیں. ایک سسٹر نے ایک دفعہ شیئر کیا تھا کہ رجب میں کنڈوں کی کسی محفل میں تھی, تو بچہ تھا کوئی 4-5 سال کا, اس کو ساتھ لے گئیں. تو عورتوں نے شور مچا دیا, نہ 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 اس محفل میں مرد نہیں آ سکتے. کہنے لگی بچے کو کہاں چھوڑوں. خیر ان سے جان چھڑاتے ہوئے کمرے میں جا کر اس بچے کو سلا دیا. تھوڑی دیر گزری, بچہ واپس اندر آ گیا, سب نے شور مچایا, کہاں ہے اس کی دلیل. یہ بس روایات کے نام پہ ہم نے بھی باتیں عام کر دی. اللہ ہمیں سچا کھرا علم دے دے. تو اس سے زیادہ کون ظالم ہوگا جو اللہ تعالیٰ پر بلا سند جھوٹی تہمت لگائے تاکہ لوگوں کو گمراہ کرے. یقیناً اللہ تعالیٰ ظالم لوگوں کو راستہ نہیں دکھاتا. تو پھر ان کی من پسند باتوں کے مقابلے میں کیا وحی الہی. کل اجدو فی ما اوحی الی. آپ کہہ دیجئے جو کچھ ایک کام بذریعہ وحی میرے پاس آئے ہیں ان میں تو میں کوئی حرام نہیں پاتا. یعنی آج بھی دیکھ لیجئے جو امت مسلمہ کرتی دکھتی ہے اس میں بہت ساری باتیں تو آپ کو نہ قرآن میں ملے نہ حدیث میں ملے. کسی کھانے والے کے لیے جو اس کو کھائے مگر یہ کہ وہ مردار ہو. یعنی مجھے تو بس یہی ایک چھوٹی سی لسٹ ملی ہے حرام کی, تم نے پتہ نہیں اپنے اوپر کیا کچھ حرام کر دیا. یہ ہے دین اسلام کی خوبصورتی. کیا حرام ہے؟ مردار, خود سے مرا ہوا جانور, یا بغیر ذبیحہ کے کٹا ہوا جانور, یا کہ بہتا ہوا خون ہو, یا خنزیر کا گوشت ہو, کیونکہ وہ بالکل ناپاک ہیں. اور یا جو شرک کا ذریعہ ہو کر غیر اللہ کے لیے نامزد کر دیا گیا ہو، اس کے نام کی نظر، اس کی نیاز، اس کے بھینٹ، یہ چیزیں بس منع۔ پھر جو شخص مجبور ہو جائے بشرطے کہ نہ تو طالب لذت ہو اور نہ حد سے گزرنے والا ہو، تو واقعی آپ کا رب غفور الرحیم ہے۔ اور یہود پر ہم نے تمام ناخن والے جانور حرام کر دیے تھے، اور گائے اور بکری میں سے ان دونوں کی چربیاں ان پر ہم نے حرام کر دی تھی، مگر جو ان کی پشت سے یا انتڑیوں میں لگی ہو یا ہڈی سے ملی ہو، ان کی شرارت کے سبب ہم نے ان کو یہ صدا دی، یقیناً ہم سچے ہیں۔ یہ یقین کس کو ہوتا ہے؟ جو واقعی سچا ہوتا ہے۔ پھر اگر یہ آپ کو جھوٹا کہیں تو آپ فرما دیجئے کہ تمہارا رب بڑی وسیع رحمت والا ہے، اور اس کا عذاب مجرم لوگوں سے نہ ٹلے گا۔ یہ مشرکین یوں کہیں گے کہ اگر اللہ کو منظور ہوتا تو نہ ہم شرک کرتے اور نہ ہمارے باپ دادا۔ نوٹ کیجئے گستاخی کہ اپنے شرک جیسے کبھی جرم کو بھی اللہ تعالیٰ ہی کے نام پہ لگاتے ہیں۔ آج بھی لوگ کہتے ہیں اچھا پھر اللہ میں روک لیتا، اچھا پھر اللہ ہی کے تو حکم سے ہوتا ہے نا جو ہوتا ہے، تو وہی انداز ان کا بھی تھا۔ اور نہ ہم کسی چیز کو حرام کہہ سکتے، اسی طرح جو لوگ ان سے پہلے ہو چکے ہیں انہوں نے بھی تکذیب کی تھی، یہاں تک کہ انہوں نے ہمارے عذاب کا مزہ چکھا۔ آپ کہیے کیا تمہارے پاس کوئی دلیل ہے؟ آج آپ کو مجھے بھی یہی طریقہ سکھایا جا رہا ہے، ایسی دعوتوں کے جواب میں یہی پوچھئے۔ تو اس کو ہمارے سامنے ظاہر کرو۔ تم لوگ محض خیالی باتوں پر چلتے ہو، اور تم بالکل اٹکل پچو سے باتیں بناتے ہو۔ آپ کہیے کہ بس پوری حجت اللہ ہی کی رہی، یعنی جو بات قابل حجت ہے وہ اللہ کی بات ہے، پھر وہ اگر چاہتا تو تم سب کو راہ راست پر لے آتا۔ آپ کہیے کہ اپنے گواہوں کو لاؤ جو اس بات پر شہادت دیں کہ اللہ نے ان چیزوں کو حرام قرار دیا ہے۔ تکرار ہے، دیکھیے ایویڈنس مانگتے ہیں، آج بھی ویسٹرن کنٹریز میں ایویڈنسز مانگے جاتے ہیں، دلائل کی بنیاد پہ فیصلے کیے جاتے ہیں، کہ اللہ سبحانہ تعالیٰ کے اس دین میں جس کا جو دل چاہے وہ کہہ دے وہ دین بن جائے گا، تو ایسا نہیں ہوگا۔ اسی لیے فرما دیا پھر اگر وہ گواہی دے دیں تو آپ ان کی شہادت نہ دیجئے گا، اور ایسے لوگوں کے باطل خیالات کا اتباع مت کیجئے جو ہماری آیتوں کی تکذیب کرتے ہیں اور جو آخرت پر ایمان نہیں رکھتے، اور وہ اپنے رب کے برابر دوسروں کو ٹھہراتے ہیں۔ آپ کہیے کہ آؤ میں تم کو وہ چیزیں پڑھ کر سناؤں جن کو تمہارے رب نے تم پر حرام کیا۔ بڑی اہم آیت 151، توجہ سے سنیے گا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا، بعض لوگ کہتے ہیں کہ ایک وصیت نامہ، یعنی ایک ڈیٹیل سے جو دین اسلام کا خلاصہ ہے وہ اس آیت میں ہے، اور حقیقت ہے کہ یہ کانسیپٹ کلیئر ہو جائیں تو باقی چیزیں اللہ کی رحمت سے درست ہوں گی۔ ایک لسٹ دین اسلام میں کیا چیز پہلے آتی ہے اور کیا بعد میں، تو وہ کیا ہے؟ وہ یہ کہ اللہ کے ساتھ کسی چیز کو شریک مت ٹھہراؤ۔ دیکھیے جو پہلا ہی سوال نہ ٹھیک کرے اگلا اس کا کون پڑھے؟ فرسٹ امپریشن از دی لاسٹ امپریشن۔ اور ماں باپ کے ساتھ احسان کرو، نوٹ کیجئے گا لفظ احسان کو، ماں باپ کے ساتھ احسان کے درجے سے کم درجہ رکھا تو حرام کی کیٹیگری میں آؤ گے، کیونکہ آپ دیکھیں نا کہ یہاں حرمات کے اور حرام چیزوں کی بات ہے، تو ماں باپ سے احسان کا درجہ، ان کا پیار، ان کا خیال، ان سے محبت، ان کی ٹیک کیئر، جس حال میں جس طرح بھی ہو اس کے ساتھ بہتر رکھو تو ٹھیک ہے، ورنہ سوچ لو۔ اور اپنی اولاد کو افلاس کے سبب قتل مت کرو، یعنی بال نامے بت کے سامنے تو وہ قتل کر دیتے تھے اپنی اولاد کو، تم آج جا کر ریوارڈ نہ کرا دو، کیونکہ ہم تم کو اور ان کو رسک دیتے ہیں۔ آج اپنے ہی بچوں کو ذبح کرتے ہوئے کوئی سوچتا ہے کہ میں قاتل ہوں اور میں قاتلہ ہوں، اور وہ ڈاکٹر جو چند پیسوں کے لیے یہ کام کر دیں، کبھی انہوں نے یہ بات سوچی؟ اور بے حیائی کے جتنے طریقے ہیں ان کے پاس بھی مت جاؤ۔ لکھیے اپنے لیے ایک نیت کریں، رمضان میں تو اللہ نے چھڑوا لی، غیر رمضان میں خود چھوڑ دوں گا، آج کے بعد میں نے اپنی آنکھ کو غلط نہیں دکھانا اور کان کو غلط نہیں سنانا، اور میرے ہاتھ چٹ چٹ نہیں کریں گے غلط طریقوں پہ، خواہ وہ اعلانیہ ہوں یا پوشیدہ۔ جن کا خون کرنا اللہ تعالیٰ نے حرام کر دیا ہے اس کو قتل مت کرو، یعنی قتل ناحق بھی نہیں کرنا۔ ہاں مگر حق کے ساتھ اس کا تم کو تاکیدی حکم ہے تاکہ تم سمجھو۔ لسٹ میں کچھ اور اضافے، ولا تقربوا مال الیتیم، اور یتیم کے مال کے پاس نہ جاؤ مگر ایسے طریقے سے جو کہ پسندیدہ ہو، یہاں تک کہ وہ اپنے سنِ رشد تک پہنچ جائے، اور ناپ تول پوری کرو، ڈنڈی نہیں مارنی، ذرا سا ہاتھ پیچھے نہیں کرنا۔ کسی سے سنا کہ آج کل تو اللہ رحم کرے سبزی تولنے والا بھی ڈنڈی مارتا ہے، لوہے کے ترازو کے نیچے ایک میگنیٹ رکھ لیا جاتا ہے، اور چاہے چیز سیر سے آدھا سیر ہی ہو یا کمی ہو تو وہ ڈنڈی تو ہمیشہ ہی نیچے ہی رہے گی نا۔ اسی طرح یاد رکھیے کہ حقوق کو، فرائض کو پورا نہ کرنا ڈنڈی مارنا ہے۔ بیوی اگر حق تلفی کرے، شوہر حق تلفی کرے، اس کے اوپر بھی غور و فکر کی ضرورت ہے۔ اور کیا کرو؟ ناپ تول پوری کرو، इंसाफ के साथ हम किसी शख्स को इसकी ताकत से ज्यादा तकलीफ नहीं देते, और जब तुम बात करो तो इंसाफ करो, गो वो शख्स कराबतदार ही हो, यानी तुम्हारी बात का असर तुम्हारे किसी अपने पे ही क्यों ना पड़ रहा हो, और अल्लाह ताला से जो अहद किया इसको पूरा करो। इनका अल्लाह ताला ने तुमको ताकीदी हुक्म दिया है ताकि तुम याद रखो। कितना प्यारा दीन है, देखिए उंगली पकड़ के चलना सिखाता है, फिर भी हम आज इस किताब को छोड़कर दूसरी चीजों के पीछे भागे तो हमारी महरूमी है। इसीलिए फरमाए वन नहाजा सिराती मुस्तकीमा, वाकई सिराते मुस्तकीम पे चलना चाहते हो तो फिर तुम्हें करना पड़ेगा, इसको अपने अमल में रंग में लाना पड़ेगा, और ये कि ये दीन मेरा रास्ता है जो मुस्तकीम है, बस इस रास्ते पर चलो और दूसरी राहों पर मत चलो, कि वो राहें तुमको अल्लाह ताला की राह से जुदा कर देंगी। इसका तुमको अल्लाह ने ताकीदी हुक्म दिया है ताकि तुम परहेजगारी इख्तियार करो। तो क्या पता चला कि सिराते मुस्तकीम इन चीजों पे अमल का नाम है, अल्लाह को बड़ा समझने का नाम है। बस लोग क्या करते हैं, अल्लाह ताला को बिल्कुल पीछे कर देते हैं, तो जो अमल ना कर सके इसका ईमान का दावा क्यामत के दिन खोखला होगा। इसीलिए ऐसे लोगों के लिए अब आगे पिछली कौम की फिर मिसाल दी गई। हमने मूसा अलैहिस्सलाम को किताब दी थी जिससे अच्छी तरह अमल करने वालों पर नेमत पूरी हो और अहकाम की तफसील बयान हो जाए और रहनुमाई हो और रहमत हो ताकि वो लोग अपने रब के मिलने पर यकीन लाएं। तो क्या पता चला, खास तौर पे आयत 161 में अल्लाह ताला ने कुछ मुआशरती बुराइयों और उन पे होने वाली सजा का जिक्र किया है। जहन्नुम किसको मिलेगी, कौन तौबा के बगैर चला गया तो अंदेशा है कि ऐसा शख्स जहन्नुम के घड़ों में गिर जाएगा। नंबर एक, कत्ले नाहक करने वाला, फिर जाहिर और पोशीदा बुराई के पास जाने वाला, इबॉर्शन करवा देना, चाहे वो दो बच्चे खुशहाल घराने के नाम पे या वी कैंट अफोर्ड के नाम पे, या बेटा चाहिए था बेटी हो गई। इसी तरह वालदैन के साथ हुस्ने सलूक ना करने वाले के जहन्नुम में जाने का अंदेशा है, और सबसे भड़के शिर्क। अल्लाह ताला आपको मुझे बचाए। शैतान का हदफ क्या है, वट इज द गोल ऑफ शैतान, तो लिख लीजिए कि इंसान अल्लाह के हराम को हलाल कर दे। वो ये नहीं कहता कि हराम को हराम समझ के खाओ, वो कहता नहीं, हराम को पहले हलाल समझो फिर खाओ। तो इसमें उसकी लिस्ट क्या है जो हमने देख ली, पहले शिर्क में मुब्तला करता है, ये इसका गोल भी, इसकी स्ट्रेटेजी है। शिर्क में इंसान ना पढ़ सके तो फिर बिदत में डाल देता है, बिदत से बच जाए तो नाफरमानी वालदैन की करवाता है, कबायर का शिकार करवाता है, और उसमें एक गुना ये भी है। फिर इसी तरह औलाद को मुफलसी के डर से कत्ल करवाता है, खुली और छुपी हुई बेहयाइयों में मुलविस करता है। यतीम का माल खाने पे कुछ नहीं होता, कोई बात नहीं, और खास तौर पे खाने वाले अपने ही होते हैं। फिर इसी तरह नाप तोल में कमी पे माइल करता है, हमें अदल के साथ जिंदगी गुजारने नहीं देता, बैलेंस लाइफ नहीं गुजारने देता, और सबसे बड़ी बात अल्लाह के साथ अहद को पूरा नहीं करने देता। ये हैं जी लॉन्ग टर्म एंड शॉर्ट टर्म गोल्स ऑफ शैतान। अब अपना अपना नामा माल खुद मुरतब कर लें हम, कि हम शैतान के इस वार में हैं जो उससे बचे हुए, यानी किसी से बचे हुए हैं तो शुक्र कीजिए, अल्हम्दुलिल्लाह कहिए कि अल्लाह ताला ने बचाया हुआ है। कोई चीज़ अपने ऊपर है तो बस उसका इलाज कीजिए, जैसे वायरस का हमला हो जाए तो फिर इलाज तो करते हैं। सवाल पैदा होता है कि किन चीज़ों से शैतान खुश होता है, क्योंकि हमारा दुश्मन है और उसके नक्शे कदम पे नहीं चलना, इसीलिए ये सारी बातें भी सुन सुना रहे हैं। तो लिखिए, मासीयत यानी नाफरमानी के सारे ही कामों से खुश होता है, यानी जहाँ ट्रांसग्रेशन है, जहाँ नाफरमानी है, डिसोबीडियंस है। मसलन आप देखिए, मियाँ बीवी में लड़ाई झगड़े पर शैतान बहुत खुश होता है। लॉकडाउन के दिनों में अपने आप को केयरफुल रखिएगा। 2 दिन पहले एक टीवी प्रोग्राम रिकॉर्ड हुआ, मिक्सलर के शोरील में मौजूद है, टीवी प्रोग्राम वन के नाम पे होगा। उसमें मैंने कुछ टिप्स दी थी कि घर में मुस्तकिल साथ रहने से कुछ झगड़ों की जो नौीयत है उसको कैसे बदल सकते हैं, आप उससे फ़ायदा उठा लीजिए, और उम्मीद है कि वो लेक्चर्स भी आपके साथ शेयर किए जाएंगे सोन। फिर इसी तरह कैलूला ना करने से शैतान खुश होता है, क्यों, जब कैलूला नहीं करेगा और फजर से उठा हुआ है तो फिर रात ईशा से पहले सोने को दिल करेगा। दस्तरखान से गिरा हुआ खाना ना खाने से खुश होता है, फेंक दो गिर गया, अल्लाह के नबी ने कहा फौरन बिस्मिल्लाह पढ़ के खा लो, तो शैतान बड़े ही दुखी हो जाता है उस वक्त। फिर इस तरह फजूल खर्च, लोग शैतान के भाई हैं तो फजूल खर्चियों से शैतान खुश होता है। जल्दबाजी शैतान से, अलाजिला तो मिनश शैतान, इसलिए वल्लाही दीन के काम भी जल्दबाजी में ना करें वरना गलतियां होंगी। फिर इसी तरह झूठ बोलने से शैतान खुश होता है, जमाई यानी योनिंग से खुश होता है, सितारों का हाल मालूम करने से खुश होता है। अब आप सोचिए, शैतान इतना दुश्मन हर वक्त पीछे लगा है, तब फिर इससे बचने के लिए सहारा कहाँ से मिलेगा। तो उसका जवाब 155 में وَهَذَا كِتَابٌ أَنزَلْنَاهُ مُبَارَكٌ، یہ ایک ایسی کتاب ہے جس کو ہم نے بھیجا، بڑی خیر و برکت والی، بس اس کا اتباع کرو اور ڈرو تاکہ تم پر رحم ہو، کہیں تم لوگ یوں نہ کہو کہ کتاب تو صرف ہم سے پہلے جو دو فرقے تھے ان پر نازل ہوئی تھی اور ہم تو ان کے پڑھنے پڑھانے سے محض بے خبر تھے۔ مکہ والوں کو ڈانٹ بھی پڑ رہی ہوگی نائتوں میں کہ تم کہتے ہو اچھا ہمارے پاس کوئی کتاب ہی نہیں آئی، مانگتے تھے اب آئی ہے، تو تم کیا حشر کر رہے ہو، تم اپنے آپ کو خود ہی دیکھ لو۔ تو آیت 135 سے 156 میں ہم نے جو باتیں سیکھی، پہلی بات ہے کہ مشرک پنڈتوں کے من گھڑت فیصلے ہم نے دیکھے ڈیٹیل سے ادھر، کہ اس بچے کو ادھر ذبح کر دو اور یہ عورتیں کھا لیں اور وہ مرد کھا لیں اور اس طرح کی باتیں۔ پھر اسی طرح پھلوں اور جانوروں میں اللہ تعالیٰ کی قدرت پہ غور کرنے کو سیکھا۔ مشرکوں کی ایک خوش نما لیکن فریب کن دلیل دیکھی کہ ہم نے تو اپنے باپ دادا کو یہی کرتے دیکھا، اور فیصلہ اللہ نے دے دیا کہ شریعت مکمل ہو چکی ہے۔ 151 میں ہم نے کچھ تفصیلات بھی دیکھ لیں، اور اس طرح 3 اور 4 میں بھی، یعنی پورے قرآن میں ہمیں بتا دیا کہ اب تمہیں تو اللہ نے اپنی پوری بات بتا دی ہے، اب عذر کی تو کوئی گنجائش نہیں۔ کچھ لوگ کہتے ہیں کتاب ملتی تو ہم ہدایت پہ ہوتے، اور جب کتاب ملتی ہے تو ان کا حال بالکل ہی اوائڈنگ کا ہوتا ہے۔ تو ایسے ہی لوگوں کو اللہ تعالیٰ کہتے ہیں ان تقول انما انزل الکتاب علی طائفتین من قبلنا، اس بات کے جواب میں اللہ سبحانہ تعالیٰ کہتے ہیں یا یوں نہ کہو کہ اگر ہم پر کوئی کتاب نازل ہوتی تو ہم ان سے بھی زیادہ راہ راست پر ہوتے، یعنی جب تک نعمت ملتی نہیں لوگ بڑے دعوے کرتے ہیں۔ سو اب تمہارے پاس رب کے پاس سے کتاب واضح اور رہنمائی کا ذریعہ اور رحمت آ چکی ہے۔ پیار کیجیے اپنے اس قرآن کو، کتنی خوبیاں ہیں اس میں۔ اب اس شخص سے زیادہ ظالم کون ہوگا جو ہماری ان آیتوں کو جھوٹا بتائے اور اس سے روکے؟ ہم جلدی ان لوگوں کو جو ہماری آیتوں سے روکتے ہیں ان کے اس روکنے کے سبب سخت سزا دیں گے۔ اللہ اس کتاب کی ناقدری کرنے سے ہمیں بچا لے۔ کیا یہ لوگ صرف اس امر کے منتظر ہیں کہ ان کے پاس فرشتے آئیں، یا ان کے پاس آپ کا رب آئے، یا آپ کے رب کی کوئی بڑی نشانی آئے، یعنی قیامت کا انتظار کر رہے ہیں؟ قرب قیامت کی نشانیوں میں سے نشانی کا ذکر ہے۔ جس روز آپ کے رب کی کوئی بڑی نشانی آ پہنچے گی، کسی ایسے شخص کا ایمان اس کے کام نہ آئے گا جو پہلے سے ایمان نہیں رکھتا تھا۔ تو لکھیے کہ ایمان لانا ٹائم باؤنڈ چیک ہے، وقت پہ کیش نہ کرایا تو ایکسپائر ہو جائے گا۔ اور موت کا غرغرہ شروع ہوتے ہی، جو سورج کے مشرق کی بجائے مغرب سے طلوع ہوتے ہی یہ موقع چھن جائے گا۔ یا اس نے اپنے ایمان میں کوئی نیک عمل نہ کیا ہو، آپ فرما دیجئے کہ تم منتظر رہو، ہم بھی منتظر ہیں۔ نوٹ کیجئے گا اس آیت کا حصہ، کسبت فی ایمانہا خیرن، یعنی ایک تو وہ شخص محروم ہے نا جو بیچارہ ایمان ہی نہیں لایا، دوسرا وہ ہے کہ ایمان تو لایا لیکن ایمان میں کوئی نیک عمل نہ کیا۔ تو نوٹ کیجئے گا، ایمان لانا اکاؤنٹ کھولنا ہے، اور نیکیاں کرنا پھر اس میں رقم ڈپازٹ کرنا ہے۔ کوئی اکاؤنٹ تو کھول لے لیکن اس کے بعد پھر اس میں پیسے نہ ڈالے تو قیامت کے دن اندر سے زیرو بیلنس دکھے گا۔ آپ اور میں اپنے آپ سے پوچھیں، کیا ایمان کے دعوے کو عمل سے دلیل دلواتے ہیں؟ کوئی ایسا معاملہ تو نہیں ہے کہ آپ اور میں صرف ایمان کے دعووں کے اوپر جنت میں جانے کے حریص ہوں؟ تو ایسے لوگوں کو اللہ تعالیٰ ایک پیغام دیتے ہیں کہ جو دین کے پک اینڈ چوز پہ اور فرقوں میں بٹ گئے، فرمایا ان الذین فرقوا دینہم، بے شک جن لوگوں نے اپنے دین کو جدا جدا کر دیا اور گروہ گروہ بن گئے، آپ کا ان سے کوئی تعلق نہیں، یعنی گروہی ناموں سے اپنے آپ کو آزاد کر لیجئے۔ بس ان کا معاملہ اللہ تعالیٰ کے حوالے ہے، پھر ان کو ان کا کیا ہوا جتلا دیں گے۔ جو شخص نیک کام کرے اس کو اس کے 10 گنا ملیں گے۔ کتنا پیارا ہے رب، ایک نیکی پہ 9 فری، بائی 1 گیٹ 9 فری، کم از کم ہے یہ، اس سے بڑھ کے بھی بہت ملے گا۔ اور جو شخص برا کام کرے گا اس کو اس کے برابر ہی سزا ملے گی، اور ان لوگوں پر ظلم نہ ہوگا۔ اللہ کے نبی نے اس آیت پہ کہا تھا کہ اب تو وہی ہلاک ہوگا جس کا ہلاک ہونے کا ارادہ ہے، اور بدبخت ہے جس کی اکائیاں اس کی دھائیوں پہ غالب آ گئیں، یعنی ایک ایک کر کے گناہ تو 10 کر لیتا ہے لیکن مقابلے میں ایک نیکی نہیں کر پاتا۔ آپ کہہ دیجئے، مجھ کو میرے رب نے ایک سیدھا راستہ بتا دیا ہے، وہ ایک دین مستحکم ہے، یہ طریقہ ہے ابراہیم علیہ السلام کا جو اللہ کی طرف یکسو تھے، یعنی شیطان کے نقش قدم پہ نہیں چلتے تھے بلکہ اللہ کی بتائی ہوئی رہنمائی میں جیتے تھے، اور وہ شرک کرنے والوں میں سے نہ تھے۔ اللہ تعالیٰ میں ابراہیم علیہ السلام کی طرح فوکس کر دے، اور اس کا طریقہ قل ان الصلاۃ و نسکی و محیای و مماتی للہ رب العالمین، آپ فرما دیجئے بالیقین میری نماز اور میری ساری عبادت اور میرا جینا اور میرا مرنا یہ سب خالص اللہ ہی کا ہے جو سارے جہان کا مالک ہے، اس کا کوئی شریک نہیں اور مجھ کو اسی کا حکم ہوا ہے اور میں سب ماننے والوں میں سے پہلا ہوں. آپ فرما دیجئے کہ کیا میں اللہ کے سوا کسی اور کو رب بنانے کے لیے تلاش کروں, حالانکہ وہ مالک ہے ہر چیز کا. یعنی رب جیسی ہستی کو چھوڑ کر اب میں تو کسی اور کو اپنا نہ بناؤں. جو شخص بھی کوئی عمل کرتا ہے وہ اسی پر رہتا ہے اور کوئی کسی دوسرے کا بوجھ نہیں اٹھائے گا. پھر تم سب کو اپنے رب کے پاس جانا ہوگا, پھر وہ تم کو جتلائے گا جس جس چیز میں تم اختلاف کرتے تھے. اور وہ ایسا ہے جس نے تم کو زمین میں خلیفہ بنایا اور ایک کا دوسرے پر رتبہ بڑھا دیا تاکہ تم کو آزمائے ان چیزوں میں جو تم کو دی ہیں. بال یقین آپ کا رب جلد سزا دینے والا ہے اور بال یقین وہ واقعی بڑی مغفرت والا ہے. کتنے خوبصورت موڑ پہ سورت پوری ہوئی ہے. قل ان الصلاتی و نسکی, کیا پتہ چلا کہ زندگی پوری کی پوری اللہ کے حکموں کی ہو. ان الصلاتی یعنی تمہاری نماز اللہ کے لیے ہو. صرف یہ نہ ہو کہ تم بس نماز پڑھو اور تمہیں خود بھی کچھ نہ سمجھ آ رہا ہو, صرف جائے نماز پہ جا کر اللہ اکبر کہو اور اس کے بعد عملی زندگی میں کہیں نفس بڑا, کہیں معاشرہ بڑا, لوگ بڑے, رشتہ دار بڑے, چھوٹے چھوٹے بچے بڑے بن جاتے ہیں بعض دفعہ. تو اصل میں اس پیغام میں اللہ تعالیٰ جو بات بتاتے ہیں کہ ایک انسان کی زندگی پوری کی پوری عبودیت کا رنگ ہو, یعنی میری عبودیت بھی اللہ کے لیے میری عبودیت بھی. اور ادخلوا فی السلم کافہ کی عملی تصویر ہے یہ آیت. کہیے ذرا خود کو, میری ہر چیز اللہ کے لیے. نماز لوگوں کو دکھانے کے لیے نہیں. جب اللہ کو دکھانی ہے تو سلو کما رائی تمونی وسلی پہ عمل کروں گی, کہ اللہ کے نبی کے سکھائے ہوئے طریقے پہ نماز پڑھوں گا. اور ان الصلاۃ تنہی عن الفحشاء والمنکر پہ عمل کرتے ہوئے نماز پڑھ کر بے حیائی اور برائی نہیں کروں گا. اور آپ کہتے ہیں نسکی للہ ہے, تو پھر عید الاضحیٰ کی قربانیاں لوگوں کو دکھانے کے لیے نہیں, نام بڑا کرنے کے لیے نہیں, کتنی کی, کتنے کا بکرا, کتنے کا دمبا. اور اسی طرح پھر نیند کی قربانی, وقت کی قربانی بھی اللہ کے لیے. محیایا, میری تو زندگی اللہ کے لیے. اس جملے کو کہنے کے بعد پھر وہ اپنی نہیں رہتی. تو بچا بچا کے نہ رکھ کے تیرا آئینہ وہ آئینہ ہے. یعنی ہم اس زندگی کو اللہ کے لیے جمع کر کے رکھتے ہیں. اس کو شکستہ کیجیے, اس کو توڑیے تاکہ اللہ کے نظروں میں پیارے ہو جائیں. صرف آرام فرما فرما کر زندگیاں چلے جائیں گے. روٹی کھا کے جانا ہے دنیا سے, کپڑے پہن پہن کے جانا ہے, یہ ہے زندگی کا مقصد. اس کے لیے ماں نے پیٹ میں رکھا اور دنیا میں اس کے لیے اللہ نے اتنا پیارا جہان سجایا. سوچئے گا کیا پرپز لا زندگی. لکھ لیجئے ماہیا کہہ کے, اللہ میری زندگی کا مقصد تیرے دین کی سرفرازی, میں اسی لیے مسلمان, میں اسی لیے نمازی. تو زندگی کو زندگی دینے والے کے نام پہ لگائیے, یہ ہے ماہیا. پھر جب آپ اس آیت کی تفسیر بنتے ہیں نا, تو پھر آپ یہ نہیں کہتے کہ اب میرا دل نہیں چاہ رہا, اچھا ابھی گناہ کر لو پھر عمرے پہ جاؤں گی معافی مانگ لوں گی. اور جب ہم کہتے ہیں نا مماتی, تو ہم اصل میں کیا کہتے ہیں کہ اللہ کلمے پہ اور موت آئے. لیکن یہ کب آئے گی؟ لکھیے, موت کلمے پہ ان کو آئے گی جن کی زندگی کلمے کے مطابق ہوگی. میرا جینا میرا مرنا اللہ کے لیے. آج کتنے مسلمانوں کو موت کے وہ کلمہ نصیب ہوتا ہے. اور مفسرین نے کہا کہ یہ آیت سورت فاتحہ کے مشابہ ہے, اور اس کی بھی پہلی آیت الحمدللہ رب العالمین. کیسے؟ ان الصلاۃ للہ رب العالمین, ان النسک للہ رب العالمین, ان المحیا للہ رب العالمین, ان الممات للہ رب العالمین. جن گھروں میں یہ پیغام آ جائے پھر وہ گھر کتنے خوبصورت ہوں گے. یعنی آپ کہہ سکتے ہیں کہ صبغت اللہ کی بہترین تصویر اس میں موجود ہے, اور اسی کی اللہ تعالیٰ نے آپ کو مجھے دعوت دی ہے. تو سورۃ الانام پوری ہوئی, اس کی کچھ اہم ہدایات دہرا لیجئے. 116 اور 17 جمہوریت کی نفی, یعنی میجورٹی از ناٹ اتھارٹی. 122 زندہ اور مردہ کی مثال. 145 حرام چیزیں کیا ہیں اس کی لسٹ. 151 معاشرتی ہدایات. 162 مقصد حیات, اور اس سے پہلے 161 163 یعنی اگر اکٹھا کر لیں تو صراط مستقیم کی ڈیٹیلز. اور 165 دنیا میں خلافت عرضی کے لیے بھیجے گئے. اور 165 ہی میں حقیقی رب کون ہے. اللہ تعالیٰ ہماری نظریں رب پہ لگا دے. خوبصورت انداز ہے اس سورت کی تکمیل کا. اور یہ دعا کیجئے کہ اللہ تعالیٰ آپ مجھ سے ساری زندگی, زندگی کے آخری دن تک یہی کام کروا لیں, اور اول المسلمین بنے, ٹرینڈ سیٹرز بنیے تاکہ لوگ آپ کو فالو کریں. آج نیکیاں ان نہیں ہیں, آپ ان کیجئے. آج دین کا کام کرنا ان نہیں ہے, آپ ان کیجئے. फिर देखिए ला तज़िरु वाज़िरतुन विज़्र अख़रा, वहाँ जाकर अपने के साथ दूसरों का बोझ उठाना पड़ा तो क्या होगा, और अपना बोझ खुद उठाना इस सोच के साथ जमा कीजिए दुनिया की चीज़ों को, और आजमाइश है ये सब कुछ लिया ब्लुआ कुम, इस सोच को आम कर लीजिए तो हर नेमत बोझ लगेगी, किसको कैसे रहमत बनाऊं कहीं जहमत ना बन जाए। और नोट कीजिएगा खूबसूरत नुक्ता, सूरत शुरू हुई थी अलहम्द से और ख़त्म होती है अर्रहीम यानी रहमत पे, और बीच में आयतें थी कतबाला नफ्सिहिर रहमा वाली। तो क्या करना है, जितना कुरान मिल रहा है उतना झुकते चाहिए, जिस रख पे जितना फल लगे वो उतना झुकेगा। आज सी लाइए बी हम्बल, खुद भी अमल करना है दूसरों को भी कराना है, वरना वो ना हो जाए जो सूरत अल अराफ के शुरू में ये किरदार है, और वो इब्लीस का कि जो तकब्बुर का शिकार हुआ। तो आइए सूरत अल अराफ को देखते हैं कि इसमें हमारे लिए क्या मोती हैं। सूरत अल अराफ, आराफ जगह को कहते हैं, ऊंची जगह, पहचानी हुई जगह, जन्नत और जहन्नम के बीच का एक मुकाम, उसका जिक्र इंशाल्लाह आयतों में आएगा तो देखेंगे। अभी डायरेक्ट सूरत शुरू करते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अलिफ लाम मीम स्वाद। मक्की सूरतों का यही अंदाज है, हरूफ मुकत्तात से शुरू होती हैं। अल्लाह ताला इस सूरत में शैतान के मकायद जो हमारे रास्ते में हैं, जो मकसद हयात से पीछे करते हैं, इन्न सलाती व नुसुकी व महयाया व ममाति लिल्लाहि रब्बिल आलमीन से रोकने वाले, उसका जिक्र करेंगे। और ख़ास तौर पे आप शैतान का तरीक़ा वारदात सूरत अल अराफ में पढ़ेंगे, कैसे हराम खिलाता है, शर्म व हया पे वार करता है, और यानी फहाशी और इसराफ में ले जाता है। चलिए, ये एक किताब है जो आपके पास इसलिए भेजी गई कि आप इसके ज़रिए से डराएं, सो आपके दिल में इससे बिल्कुल तंगी ना हो, और नसीहत ईमान वालों के लिए, यानी इस किताब को बोझ ना समझो, इसको एक ऑनर के साथ आज लो और आगे ऑनर के साथ दो। डोंट बी एम्बेरस्ड मुस्लिम, ये कोई मुश्किल काम नहीं है, इसको अपने लिए रोने धोने का जरिया ना बनाओ कि हाय इतना कुछ करना पड़ता है, बल्कि इसको खुशी खुशी अपने और दूसरों तक पहुंचाने की नियतें करो, तुम लोग इसकी पैरवी करो, बस आपके दिल में इससे बिल्कुल तंगी ना हो, और नसीहत ईमान वालों के लिए, तुम लोग इस किताब की पैरवी करो जो तुम्हारे रब की तरफ से आई है, और अल्लाह को छोड़कर मन घड़त सरपरस्तों की पैरवी मत करो, तुम लोग बहुत ही कम नसीहत पकड़ते हो। नोट कीजिएगा, ये दूसरे कौन है इधर, ये शैतान के नक्शे कदम है। सीधा सीधा कुरान सुन्नत के नक्शे कदम पे चलते जाइए, शैतान से इंशाल्लाह बच जाएंगे। इसको छोड़ेंगे तो फिर कोई इधर गिरा तो कोई उधर पड़ा। अल्लाह ताला पिछली बस्तियों की हालत बयान करते हैं, वो कम मिन करियत अहलकनाहा, और बहुत सी बस्तियों को हमने तबाह कर दिया, और इन पर हमारा अजाब रात के वक्त पहुंचा, या ऐसी हालत में कि वो दोपहर के वक्त आराम में थे। सो जिस वक्त इन पर हमारा अजाब आया, इस वक्त इनके मुंह से सिवाय इसके और कोई बात ना निकली कि वाकई हम जालिम थे। वो घर जो निकलने नहीं देते थे दीन के लिए, उन्हीं घरों में अंदर ही मर गए। कितना बड़ा वीक पॉइंट है हमारा घर, और आज वो घर ही चुभने लग गए। फिर हम इन लोगों से ज़रूर पूछेंगे जिनके पास पैगंबर भेजे गए थे, और हम पैगंबरों से ज़रूर पूछेंगे, फलन सलन्ना, जवाबदेही तो होगी, बताने वालों की भी होगी, और जिनको बताया जा रहा था उनसे भी होगी कि तुमने कितना फ़ायदा उठाया। आप देखिए कि ऐसे ही तो किसी को नेमत नहीं बांटता ना अल्लाह ताला, तो अगर नेमत मिली तो फिर अल्लाह ताला उसका हिसाब भी तो लेगा कि जिम्मेदारियाँ अदा की कि नहीं, इधर उधर तो नहीं भटके हुए थे। फिर हम चूंकि पूरी खबर रखते हैं इनके रूबरू बयान कर दें, और हम कुछ बेखबर ना थे, यानी हमें रिपोर्ट मांगनी नहीं पड़ती, हमें खुद सब पता चल जाता है, और इस रोज वजन भी बरहक होगा। फिर जिस शख्स का पल्ला भारी होगा बस ऐसे लोग कामयाब होंगे, और जिस शख्स का पल्ला हल्का होगा बस ये वो लोग होंगे जिन्होंने अपना नुकसान कर लिया, बस अब इसके कि हमारी आयतों के साथ जुल्म करते थे, किसके पलड़े भारी। इस पे गौर कीजिए, क़यामत के दिन वजन किसका होगा, कुरान का होगा, सुन्नत का होगा, इखलास का होगा, किन हालात में नेकी की इसका होगा, तुम्हारी नेकी पे कितनी मुखालफत हुई इसका होगा, तुम्हारे इर्द गिर्द के लोग क्या करते थे इसका हिसाब होगा। आप देखिए, आज दुनिया में बज़ाहर बास नेकियाँ बड़ी बेवक़त लगती हैं ना, क़यामत के दिन बहुत भारी होंगी। बस आप देखिए कि किसी से कहें बैठ के पानी पिए, 3 घूंट में पिए, छोटी सी बात है ना, क़यामत के दिन ढूंढ रहे होंगे, क्योंकि याद रखिए आज सुन्नतें जो मतरूक हो गई उसमें अल्लाह के नबी के ये तौर तरीके भी थे, और आपने फरमाया कि एक सुन्नत को जिंदा करना 100 शहीदों के बराबर है। किसी में ताकत के वो 100 बार शहीद हो, लेकिन आज हम कहते इट्स ओके, खड़े होके पी लिया, बच्चे भागते हुए खा रहे हैं, चलते फिरते खाते हैं। तो याद रखिए, आज दुनिया में जो नेकी कर सकते हैं उसकी कदर कीजिए। और एक चीज़ जिसका कल क़यामत के दिन बहुत वज़न होगा, वो अल्लाह के दीन का काम है। आजकल दीन का शेयर गिरा हुआ है क्योंकि लोग ले ही नहीं रहे, तो सस्ता हो गया आपका वो प्रोडक्ट, आप उठा लीजिए। आज अल्लाह के दीन के दाई बन जाइए, इसको लेने वाले जिम्मेदार बन जाइए, इसको फैलाने वाले एडमिन बन जाइए। देखिए कल क़यामत के दिन अल्लाह ताला आपकी कितनी छोटी छोटी नेकियों को इतना रंग लगाएगा कि आप उस वक्त हैरान हो जाएंगे। तो बड़े भारी होंगे पलड़े दीन का काम करने वालों के, लोगों को रब से जोड़ने वालों के। हम तो सब चलते फिरते मुबल्लिग हैं, हम जिधर चाहेंगे लोग हमें दीन के नाम पे देखेंगे। आप पार्टी में जाएं, लोगों से पूछिए क्या मैं मुबल्लिगा लग रही हूँ। और आपके मेरे लिए इसमें दावत है कि किसी वक्त भी गाफिल ना होना, तुम अल्लाह के नुमाइंदे हो, एम्बेसिडर हो, कोई ऐसी हरकत ना कर देना कि दीन पे बात आ जाए। और बेशक हमने तुमको ज़मीन में रहने की जगह दी, यानी तुम्हारे लिए इसमें सामान्य रिस्क पैदा किया, तुम लोग बहुत ही कम शुक्र करते हो। देखिए अल्लाह ताला फरमा रहा है तो बात तो सच है ना, झूठ तो हो नहीं सकती उसकी बात, तो फिर शर्मिंदगी होती है शायद को सुनकर। अब आगे से इब्लीस और आदम का किस्सा। और हमने तुमको पैदा किया, फिर हम ही ने तुम्हारी सूरत बनाई, तो अपनी सूरतों को बुरा कहना छोड़ दीजिए। आज हम शीशे में खड़े होकर अपना एक एक तिल गिनते हैं, एक एक बाल गिनते हैं, एक एक पिंपल गिनते हैं। आज के बाद मत गिनिएगा। देखिए खलक ना कुम, ये जो ना है ना, हम वही, इसको कहते हैं रॉयल रॉयल रॉयल, यस हम, मैं, हम शक्लों को कोसते रहते हैं। तो याद रखिए शक्ल के कॉम्प्लेक्स से निकलिए, मोमिन खुद एतमाद होता है। आईने को देखिए, कहिए सुभान अल्लाह, माशा अल्लाह, अल्लाह ने मुझे बहुत प्यारा दिया। लेकिन शैतान क्या करता है, हम में से हर एक को उसके नक्स दिखाता है, ताकि मैं भी जहां जा रहा हूं तुम भी मेरे पीछे ही आ जाओ। फिर हमने फरिश्तों से कहा कि आदम को सजदा करो, पर सबने सजदा किया सिवाय इब्लीस के, वो सजदा करने वालों में ना हुआ। कौन था ये अजाजील था, आप जरा इसकी कहानियां सुनिए, इकट्ठी बात कर लेंगे एंड पे इंशाल्लाह। हब ताला ने फरमाया कि तू जो सजदा नहीं करता तो तुझको इससे कौन सी चीज रोकने वाली है, जबकि हम मैं तुमको हुक्म दे चुका हूं। कहने लगा अना खैरुम मिन्हु, इसको बस नोट कीजिए, मैं इससे बेहतर, ये है पिछले पारे के एंड से अपोजिट किरदार, अना खैरो मिन्हु, अना ईगो। हर बच्चा दूसरे बच्चे से खुद को अच्छा समझता है और अपने से आगे जाने नहीं देना चाहता। सिर्फ माँ बाप हैं जो अपने औलाद को अपने से आगे देखकर खुश होते हैं, सगे भाई बहन भी कंपटीशन में आ जाते हैं। तो ये जो अना खैरो मिन्हु का जज्बा है ना, यही बाद में तकबर में ढलता है, और इसी की वजह से फिर शैतान ने भी सजदे का इनकार किया। और एक राई के बराबर अगर तकबर निकल आए नामा अमाल में, तो जन्नत से बाहर ही निकाल दिया जाएगा। इनका लगेज भी निकाल दो, जो नेकियां की थी इनको पकड़ा दो, यहाँ खड़े रहें, चाहे अराफ पे खड़े हों या पीछे भेज दिए जाएं, लेकिन तकबर के साथ जन्नत नहीं मिलेगी। तो आज अपने से नियत कीजिए, अपनी बड़ाई का एहसास दिल से निकालना है। आप देखिए कि इबादत की वजह से फरिश्तों में दाखिल हुआ और तकबर की वजह से जन्नत से निकाल दिया गया। तो अल्लाह ताला उसी का मुकालमा यहाँ पेश कर रहे हैं, क्यों बेहतर हूँ, अब उसके दलाइल दे रहा है। यानी इसमें शैतानी रवैये बहुत सारे हैं, और इनकी डिटेल सुनेंगे तो आपको और भी फायदा होगा इंशाल्लाह। और इसको आपने खाक से पैदा किया, लॉजिक्स दे रहा है। हब ताला ने फरमाया कि तू आसमान से उतर, तुझको कोई हक हासिल नहीं कि तू आसमान में रहकर तकबर करे, बेशक निकल तू जलीलों में से है। यानी जो अल्लाह का हुक्म सुनकर जुबान चलाए, फिर उसको इज्जत वाला तो नहीं कोई कह सकता। इसने कहा मुझको मोहलत दीजिए क़यामत के दिन तक। नोट कीजिए, एक तो गुनाहों के लिए मोहलत मांग रहा है, दूसरी बात उसको यकीन है कि अल्लाह ही उम्र देंगे और अल्लाह ही और क़यामत को भी मानता है। तो क्या पता चला कि बास दफा अकीदा ठीक होता है, लेकिन गुनाहों की कसरत इंसान को जन्नत से बाहर रखेगी। अल्लाह ताला ने भी शाने बेनियाजी से जवाब दिया। अल्लाह ताला ने फरमाया तुझको मोहलत दी गई। इसने कहा बस अब इसके कि आपने मुझको गुमराह किया है, मैं कसम खाता हूँ किस बात की, कि मैं इनके लिए आपकी सीधी राह पर बैठूंगा। नोट कीजिएगा, ये आपके खिलाफ प्लान हो रहे। याद रखिए कि शैतान बहुत समझदार है, वेल टाइम प्लानर है, उन लोगों पर वक्त नहीं लगाता जो पहले ही भटके में मकदूब और अलैहिम वलद्दालीन। वो क्यों करे, वो तो खुद ही पहुंच जाएंगे जहन्नुम में, और उसके नक्शे कदम पे तो वो चल ही रहे हैं। वो उनके पीछे लगता है जो सिरात अकल मुस्तकीम पे होते हैं। आज तो रमजान है ना, शवाल का चांद निकलते ही देखिएगा वो आपके पास कैसे खूबसूरत हीले बहानों से आएगा। आज तो नमाज से पहले खड़े हैं नमाज के इंतजार में, देखिएगा जरा ईद की नमाज से पहले फजर की नमाज कितने वक्त और टाइम पे और जमात के साथ पढ़ पाते हैं। ईद की नमाज पे झगड़ने वाले फजर भी नहीं पढ़ के आते कभी कभी, तो शैतान आपकी ताक में है। जरा रमजान खत्म हुआ और वो आपके सर में आपके पीछे आने लगेगा, और साथ ही कह रहा है कि फिर मैं इन पर हमला करूंगा, इनके आगे से भी और इनके पीछे से भी। यानी आगे क्या है, औलाद, इनको खराब करूंगा ईद की तैयारियों के नाम पे। बेटियां चूड़ियों वालों के हाथ चूड़ियां पहनाएंगी, हाथों में हाथ दिए जाएंगे और रातों को मजे मस्तियां होंगी। एक चांद दिखने की देर है, हालात बदल जाएंगे दुनिया के। और फिर पीछे खानदान वाले, उनसे रुकावटें डलाऊंगा, ये किधर जा रही है, इनकी तो सोच बदल रही है। तो याद रखिएगा, अक्सर शैतान अपने प्यारों की शक्ल में आता है। हम कहते शैतान बहुत बदसूरत होगा, सुर्ख नोक होगी, आग निकल रही, जो अक्सर एक शो किया जाता है उसका किरदार, नहीं, ये बड़ा खूबसूरत आता है और इतनी प्यारी शक्लें बना के आता है कि फिर दिल नहीं चाहता कि इसको छोड़ा जाए। और हकीकत यह है कि फिर ये वसवसों के जाल बुनता है। इसीलिए फरमाया कि तू इनमें से अक्सर को शुक्र गुजार ना पाएगा। अल्लाह ताला ने फरमाया, यहां से जलील व ख्वार होकर निकल जाओ, जो शख्स इनमें से तेरा कहना मानेगा मैं जरूर तुम सब से जहन्नुम को भर दूंगा। तो ये है शैतान का तकब्बुर, फवसवसा, वसवसे डालता है। किसी गुनाह का ख्याल बार बार दिल में आए, समझ लीजिए कि शैतान काम कर रहा है, वसवसे डाल रहा है। जैसे चूहा कहीं कुतर रहा होता है ना, तो वो थोड़ी चुचू चुचू की आवाजें आती हैं, तो इस वसवसों को महसूस कर लेंगे तो वहीं ठीक हो जाएंगे। तो आइए देखते हैं जरा 12 आयत में शैतान का तकब्बुर किस तरह दिखा। इबलीस ने इंसान से हसद किया और तकब्बुर से भर गया। नबी सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, बेशक शैतान तुम्हारे हर मामले में दखल अंदाजी करता है। सही मुस्लिम की रिवायत है, वाकई आपका दिल गवाही दे रहा है, बात ऐसे ही है। ये हर बात में गड़बड़ी की शुरू हो जाती है। अच्छे काम करने वालों में क्यों झगड़े होते हैं, उनके दिलों में क्यों बदगुमानी आती है, उनको क्यों परेशानियां लाहक होती हैं, ये शैतान होता है। आप बुरे नहीं, शैतान बुरा है। आउज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम पढ़ के अपने काम कीजिए और इन वसवसों से केयरफुल रहिए। इसी तरह अल्लाह ताला की तरफ से मिला हुआ फितरी अकीदा तौहीद सबसे कीमती मता है दुनिया है, शैतान इसे तबाह करने के दर पे है। यानी शैतान का पहला गोल जाए कि इंसान मुशरिक बन जाए या कुफर पे आ जाए। इसी तरह कोई भी गैर अल्लाह की बंदगी करने वाला शख्स दर हकीकत शैतान को पुकारता है और इसी की बंदगी करता है। चूंकि आगे उसकी हम और चीजें पढ़ने वाले हैं, तो देखिएगा चैलेंज क्या है शैतान का, यानी शैतान का लाह अमल क्या है। आयत 16 में फबीमा अगवैतनी लाक़ुदन्ना लहुम सिरातकल मुस्तकीम, देखिए किस जबरदस्ती के साथ अल्लाह के ऊपर इल्जाम लगा रहा है कि आपने मुझे अगवा किया। आज भी लोग कहते हैं ये अल्लाह ही करवा रहा है हमसे गुनाह, हमने थोड़ी करने थे, नऊज़ु बिल्लाह। तो शैतान ने चार मुख्तलिफ रास्तों से इंसान को ललकारा और मोमिन को सिराते मुस्तकीम से हटाने के लिए मुख्तलिफ धोखों का इस्तेमाल करता है। मेथडोलॉजी क्या है, मिन बैनी अईदीहिम आगे से आना, मिन खल्फिहिम पीछे से आना, अन अईमानिहिम दाएं से आना यानी नेकियों को मुश्किल कर देना, और अन शमाइलिहिम बाएं से आना यानी गुनाहों को आसान करना, और वला तजिदु अक्सरहुम शाकिरीन अक्सर लोगों को नशुकरा बना देना, ये शैतान का तरीका वारदात है। सवाल पैदा होता है कि इंसानी जिंदगी में शैतानी चालों की कोई अक्कासी होती है? बिल्कुल, बस आप देखिए मैं बेनी आई दी हिम को देखिएगा, इंसान को ये सोच देता है कि दुनिया की कामयाबी असल कामयाबी है, और मैं हल्फी हिम दुनिया नकद आखिरत उधार, ये उसकी सोच है जो हमें वो देता है। अन ईमानी हिम देखिए फराइज में गफलत और नवाफिल पे जोर, और अन शमाइली हिम खुशी के मौके पे अल्लाह की हदों से तजावुज करवाता है। कहते हैं लोग खुशी में नहीं अल्लाह को नाराज करेंगे तो और कब करेंगे, मुंह से ना भी कहें लेकिन जुबान हाल से तो अक्सर यही कहते हैं। और वला तजिदु अक्सरहुम शाकिरीन मशियत इलाही पे ना शुक्रापन दिखाता है, यानी जो अल्लाह ने दिया लिया उस पे तुम ना शुक्रे बन जाओ। और इसका जाल शुरू होता है वसवसों से। तो इंसानी वसवसों के नताइज किस तरह जाते हैं, कहाँ पहुंचते हैं, आप देखिए कि इंसान सबसे पहले अगर देखे तो कुफर पे माइल हो जाता है ही नहीं अल्लाह, ला इला ला इला। बस माएं भी ना समझी मैं बच्चों को सुलाती ला इला ला इला, ऐसा ना कहिए इल्लल्लाह भी कहिए। फिर इससे इंसान बच जाए तो शिर्क में ले आता, शिर्क से इंसान बच जाए तो गुनाह कबीरा में ले आता, कबीरा से बचा तो सगीरा पे ले आता, जब सगीरा से भी बंदा नहीं बच पाता तो उसको मायूस करता है, हाय इतने गुनाह कर लिए अब तेरी तो बख्शिश ही नहीं, और फिर इसके बाद खिलकत में तब्दीली कराता है। सूरत निसा में पीछे हम पढ़ के आए हैं, औरत को मर्द बना दो, आज जेंडर चेंज कितना बड़ा मारूफ जुमला हो गया, क्या कहते हैं उसको, सर्जरी के जरिए नाक मोटी कर दो और वो जैपनीज और फिलिपींस और फलां फलां फीचर्स। इसी तरह उलमा के मुतलक गलत फहमियां डालता है, ये दीन वाले होते ही ऐसे हैं। तो ये सोच कभी आए ना तो समझ लीजिए कि शैतान का वसवसा आ गया। और सबसे बड़ी बात खुश फहमियां, देखना जन्नत में फिर मैंने ही जाना है, और ये दीनदारों ने तो पता नहीं क्या करना है। इबलीस के रास्ते आपने देखे तो चार हैं, आगे पीछे दाएं बाएं। आगे क्या दुनिया को बड़ी और खुशनुमा बना के दिखाता है, सही और गलत की पहचान बाकी नहीं रहती। दाएं तरफ देख लिए तो छोटी नेकी को बड़ा करके दिखाएगा, हाय इतनी कर ली, और बड़ी नेकियों को छोटा करता है और वो छुड़वाता है। यदि बड़ी नेकियां छुड़ा के छोटी छोटी पे माइल करता है, रियाकारी करवाता है ताकि नेकियां जाया हो जाए, और बिदात को नेकी और नेकी को गलत कहकर दिखाता है। पीछे कैसे लगा है, आखरत को पीछे डाल देता है, भुलवा देता है, औलाद को अपने साथ लगा लेता है, और हमारे बच्चे कुछ और करते हैं और हम कुछ और करते हैं। फिर इसी तरह बाईं तरफ ले जाता है, इन्हीं बुराइयों को खुशनुमा करके दिखाता है। गुनाह को लोग गुनाह ही नहीं समझते, और आगे क्या है कि दुनिया बड़ी और खुशनुमा करके दिखाता है। तो बात क्या है कि इबलीस का ये चक्कर चलता है जब किताब से दोस्ती नहीं होती। इबलीस के रास्ते की दो रुकावटें, अब देखिए कि उसने ऊपर और नीचे की बात नहीं की, तख्त और फोक नहीं कहा, तो ऊपर और नीचे से शैतान वार कर नहीं सकता। दो किस्म के लोगों पर शैतान का असर जल्दी नहीं होगा, एक है मुखलस और एक है शुक्रगुजार। और ऊपर से अल्लाह की रहमतें उतरती हैं और नीचे इंसान सजदों में गिर के माफियां मांगता है। तो चाहते हैं आप और मैं शैतान से निजात पाना चाहें तो उसके रास्ते देख लीजिए। मुखलस बनना है, शुक्रगुजार बनना है, कुरान के साथ ताल्लुक जोड़ना है, और दुआओं के हिसार में आना है, इतात करनी है, और वस्जुद वक्तरिब, अल्लाह का कुर्ब पाना है सजदों की सूरत में। क्या शैतान के इन हमलों से आप बच सकते हैं? कोई वेपन्स, कोई हथियार हैं? बिल्कुल है। नंबर एक, तावुस, आउज़ु बिल्ला, और इस्तेआज़ा की दीगर दुआएं, बहुत सारी, आउज़ु बि कलिमात इल्लाह, और इसी तरह बच्चों को भी अल्लाह की पनाह में देने की दुआएं। फिर इसी तरह से मुवज़्ज़तैन, आखिरी दो सूरतें, और आयतुल कुर्सी। फिर सुबह शाम और सोने जागने के अज़कार, जिक्र इलाही की कसरत, हमेशा बावजू रहना, सूरत बकरा के आखिरी दो आयतों को पढ़ना याद रखना, खासतौर पर रात को, 100 मरतबा ला इलाहा इल्लल्लाह वहदहु ला शरीक लहु लहुल मुल्कु लहुल हम्दु व हुवा अला कुल्ली शयइन कदीर, इसका एहतमाम करना, और चार चीज़ों से परहेज कीजिएगा, इंशाल्लाह शैतान आपके करीब नहीं आएगा। नंबर एक, ज़्यादा सोने से, ज़्यादा खाने से, फजूल बातें करने से, और ज़्यादा नज़रें इधर उधर दौड़ाने से, फोकस्ड होके अपने काम पे काम कीजिए और बाकी वक्त घर को दीजिए। अब देखिए कि कैसे इसने हमारे माँ बाप के ऊपर ये सारे के सारे हमले किए, उसका जिक्र अब इस स्टोरी से है जो कि आगे आ रही है। वह आदम उस्कुनन तब जुकल जन्ना, और हमने हुक्म दिया कि आदम तुम और तुम्हारी बीवी जन्नत में रहो, फिर जिस जगह से चाहो दोनों खाओ, और इस दरख्त के पास मत जाओ वरना तुम दोनों जालिमों में से हो जाओगे। फिर शैतान ने इन दोनों के दिलों में वसवसा डाला। यहां से बात शुरू होती है, जैसे एक लड़का लड़की एक दूसरे को किसी इसी तरह के खामोश इशारे से मैसेज देते हैं, और फिर बात बढ़ते बढ़ते कहाँ तक पहुंच जाती है। और ये वसवसा क्यों डाला? ताकि इनकी शर्मगाहें, जो इन एक दूसरे से पोशीदा थीं, दोनों के रूबरू और बेपर्दा कर दे, और कहने लगा तुम्हारे रब ने तुम दोनों को इस दरख्त से और किसी सबब से मना नहीं फरमाया। देखिए अल्लाह ताला के बारे में मिसलीड कर रहा है, बदगुमान कर रहा है अल्लाह ताला से, मगर महज इस वजह से कि तुम दोनों कहीं फरिश्ते हो जाओ या कहीं हमेशा रहने वालों में से हो जाओ, यानी अल्लाह ताला को नाउस बिल्ला ये खतरा है कि तुम हमेशगी की जिंदगी ना पालो, और इन दोनों के रूबरू कसम खा ली कि यकीन जानिए मैं तुम दोनों का खैर ख्वाह हूं। सो इन दोनों को फरेब से नीचे ले आया, बस इन दोनों ने जब दरख्त को चखा तो दोनों की शर्मगाहें एक दूसरे के रूबरू बेपर्दा हो गईं, और दोनों अपने ऊपर जन्नत के पत्ते जोड़ जोड़ कर रखने लगे, और इनके रब ने इनको पुकारा, क्या मैं तुम दोनों को इस दरख्त से मना ना कर चुका और ना ये कह चुका कि शैतान तुम्हारा सरीख दुश्मन है? अल्लाह करे ये पुकार हमारे भी दिल तक पहुंच जाए। दोनों ने कहा रब्बना ज़लमना अनफुसना, देखिए पहली दुआ जो इंसान को सिखाई जा रही है वो इस्तग़फ़ार की दुआ है। दोनों ने कहा है हमारे रब हमने अपना बड़ा नुकसान किया, और अगर तुम्हारी मगफरत ना करेगा और हम पर रहम ना करेगा तो वाकई हम नुकसान पाने वालों में से हो जाएंगे। हक ताला ने फरमाया कि नीचे ऐसी हालत में जाओ कि तुम बाहम एक दूसरे के दुश्मन हो गए, और तुम्हारे वास्ते जमीन में रहने की जगह है और नफा हासिल करना है। एक वक्त तक फरमाया तुमको वहां ही जिंदगी बसर करना है, वहीं मरना है, और इसमें से फिर निकाले जाओगे। यानी असल में तो इंसान जमीन के लिए पैदा किया गया था ना। बाज लोग कहते हैं आदम अलैहिस्सलाम ने क्यों फल चखा, तो उसका जवाब है कि इन्नी जाइलुन फिल अर्ज़ खलीफा ही की तो बात थी, तो ये तो सब अल्लाह ताला का मामला था जो उसने किया, तो क्या पता चला, शैतान का चैलेंज देखिएगा। आयत 16 से 22 में शैतान ने कसम खाई इंसान को बहकाने की। आज का इंसान उसकी इस कसम को पूरा कर रहा है। इसी तरह अल्लाह ताला की नेमतों की नाशुक्री करवा के इंसान को अल्लाह ताला से दूर करता है। देखिए आज लोग ज़्यादा अल्लाह के करीब हैं कि दूर हैं, और ख़ास तौर पे फिर इंसान को नफ्स अम्मारा की तरफ घसीटता है ताकि इंसान मुकम्मल तौर पे उसका बन जाए। और इस तरीके से इंसान बाज़ दफ़ा शैतान के हाथों में कठपुतली बन जाता है कि उसको खुद समझ नहीं आती कि मैं क्या कर रहा हूँ। इबलीस की फितना समानी देखिए कैसे फितने फैलाता है। अहदीस से ये सब बातें मिलती हैं जिसका यहाँ आपको एक सिर्फ इमेज दिया जा रहा है ताकि एक सोच बन जाए। पहली बात है कि समंदर पर अपना तख्त लगाता है और फिर सारे दिन के करिंदे वहाँ आकर उसको रिपोर्ट देते हैं। और अगर शौहर बीवी में झगड़ा कोई कराए तो उसको गले से लगाता है, कहता है तू मेरा बेटा है। इसी तरह मनसूबा बंदी करता है, मीटिंग्स रखता है, बहुत प्लान्ड है, वरना आज तक चलता है इसका काम। पता क्या चला कि प्लानिंग से इबलीस तो दुनिया में अपना काम बड़ी कामयाबियों से कर रहा है, बल्कि अब तो दिन ब दिन उसकी कामयाबियों के झंडे गड़ते हैं जाते हुए दिखते हैं। लेकिन हम मुसलमान अल्लाह के दीन के लिए कभी प्लान नहीं कर पाते उस तरह जैसे करना चाहिए। फिर इसी तरह अपने लश्कर की कारकर्दगी का जायजा लेता है, यानी उसको पता है कि काम दे दो और पीछे से पूछो ना तो लोग रिलैक्स हो जाते हैं। फिर इसी तरह बगैर किसी थकावट के मुसलसल मसरूफ है, कंटिन्यूस एफर्ट, वक्त ज़ाया नहीं करता, और सबसे बड़ी बात है कि बार बार पलट कर आता है, हार नहीं मानता। जो फितना बरपा करे उसकी तारीफें करता है और अपने काम में तवज्जो मरकूज रखता है, यानी फोकस्ड होके काम करता है। यकीन कीजिए अगर इबलीस की मेथोडोलॉजी आज हम दीन और इस्लाम को फैलाने पे ले आए तो दुनिया कितनी जगह सुकून और अमन का गहवारा बन जाए। शैतान के मकायद क्या हैं? सबसे पहले कुफर, शिर्क, बिदत, कबीरा गुना, सगीरा गुनाह की दावत देता है, ये इसका एजेंडा। और पहली चीज पहले, बाद वाली बाद में। दूसरी बात है असूल दीन में शकूक को शुभात डालता है। और दीन के असूल क्या हैं? असल जड़े अकीदा, ईमान बिल्ला, ईमान बिल रसूल और ईमान बिल आखिरा, यानी इसको मशकूक करता है। फिर तीसरा इसका तरीका क्या है कि अल्लाह की इताअत से रोक कर गुनाह और नाफरमानियों पर उभारता है, यानी कहता है गुनाह करो नेकियां छोड़ो। फिर इसी तरह फहाशी और उरियानी फैलाता है, नेक लोगों की गलतियों को बड़ा करके दिखाता है। देखिए लोग इंसान है ना, गलती होगी, करेंगे नहीं, हो जाएगी। शैतान उसको इतना हाईलाइट कर, देखो दाढ़ी रख के झूठ बोल रहे थे, बस अब मैंने दाढ़ी नहीं रखनी। ये क्यों नहीं कहता कि झूठ नहीं बोलना? हाँ वो हिजाब पहन के गीबत कर रही थी, तो मैंने हिजाब नहीं पहनना। आप कहिए कि मैंने हिजाब पहन कर गीबत नहीं करनी, उनका एक बाल दिख रहा था, आपने नोट किया था? इस तरह की टोन लोगों को देता है। इसी तरह बातिल को हक बनाकर पेश करता है, चिकनी चुपड़ी बातों में जुखरफल कौली गुरूरा में मुलविस करता है। फिर इसी तरह औरतों का फसाद और तबर्रुज आम करता है, ये इसे अगले ही रकू में कुछ चीज़ें दिखेंगी। और सबसे बड़ी बात, बिस्तरे मर्ग पर इंसान को फितने में मुबतला करता है, वहाँ भी आकर ईमान का सौदा करना चाहता है कि आओ तो सही, चखो तो सही है। उस वक्त भी अल्लाह ताला के खिलाफ करना चाहता है। कितना बड़ा दुश्मन, कितना होशियार दुश्मन, और हम कितने भोले। वो कहते हैं ना कि यानी दुश्मनों के बोलने से नहीं, दोस्तों की खामोशी से नुकसान हुआ। तो वो इंसान जिसको अल्लाह ने इतना कुछ दिया, और ख़ास तौर पे उम्मत मुस्लिमा आप और मेरे जैसे, तो हम सबको इस शैतान के मेथडोलॉजी और इसके एजेंडे को सामने रख कर ज़िंदगी गुजारनी है। आज का पारा यहीं पर पूरा होगा, सोच और शऊर के साथ इसमें की सुनी बातों को सामने रखना है। दुआ ये कीजिए कि ये सिर्फ किताबों में ना रह जाए, ये सिर्फ हमारे फोनों में ना रह जाए, ये उसकी मेमोरी को ना भरे या हमारे दिमाग की मेमोरी को भरे। इसके बगैर बात नहीं बनेगी। अल्लाह ताला से दुआ करते हैं कि हमारी इसलाह फरमा दे और हम अहसन दर्जे पे इसको कर सकें। एडमिन जो हैं वो शेयर कर सकते हैं लिंक्स ग्रुप्स में कि जिस पे अमल करके हम ये दुआ करेंगे कि अल्लाह हमारे इस खर्च को कबूल करे और शैतान के हथकंडों के खिलाफ इसको एक ढाल बना दे, और वो लोग जो हमारे जैसी सहूलतें नहीं रखते उनकी दुआएं हमें मिलें और हम उससे फैजयाब हों। जज़ाकुम अल्लाह खैर। सुभानक अल्लाहुम्मा व बिहम्दिक अशहदु अल ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।